نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير دار قرآن 2021 ڈی کیو 21 آج ہم اس میں سے پارا نمبر 12 کریں گے اللہ تعالیٰ کی دی ہوئی توفیق اور اس کی دی ہوئی سمجھ سے شروع میں ہی شیطان سے پناہ مانگتے ہیں کہ اللہ تعالیٰ ہمیں اور خاص طور پہ مجھے اس وقت اور بولتے ہوئے اور آپ لوگوں کو سنتے ہوئے شیطان کے ہر وسوسے ہر ایسی چیز جس کو ہم محسوس کرتے ہیں کہ نہیں کرتے محفوظ رکھے کیونکہ جب ہم قرآن پاک پڑھنے لگ جاتے ہیں نا تو شیطان کو ایسے لگتا ہے کہ جیسے میرے ہاتھ سے کوئی نکل رہا ہے اور پھر وہ آپ کو ہر وہ طریقے سے بھٹکانا چاہتا ہے کبھی کوئی خیال آ جائے گا اچھا میں یہ کر لوں یعنی ابھی بھی اس وقت اگر میری ان باتوں کو سنتے وقت آپ بالکل مصحف کھول کر پارا 12 کھول کر اپنے سامنے رکھ کر نہیں بیٹھے ہوئے تو گویا کہ شیطان آپ کو کسی نہ کسی طریقے سے اچکنے کی کوششوں میں ہے تو دیکھتے ہیں کہ آج اس بارے میں ہمارے لیے کیا ہے اللہ تعالیٰ نے ہمارے لیے خوبصورت چیزیں جو رکھی ہیں سب سے پہلی چیز تو پارے کا نام ہی ہوتا ہے وما من دابت اور یاد رکھیے کہ یہ ترتیب الہامی ہے توفیقی بولتے ہیں اس کو یعنی قرآن پاک میں 30 پاروں کا ہونا پھر کس سورت نے کہاں شروع ہونا کہاں ختم پارا کہاں سے ختم شروع یہ سب نبی صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کی دی ہوئی معرفت اور اس وحی کی روشنی میں امت تک پہنچایا تو وما من دابتن کے لفظ میں لکھا ہوا ہے کہ کوئی بھی کریچر داب عربی میں اصل میں دبی پریک چال پتلی چال چلنے والوں کو کہتے ہیں لیکن مراد یہ کہ مخلوق ٹائنی منیچر کریچر مچھر مکھی ریپٹائلز انسان ہیومن وہ سب جو بھی دنیا میں نا اللہ نے ان کا رزق اپنے ہاتھ میں رکھا ہوا ہے تو اللہ کے دیے ہوئے رزق میں سے ہدایت بھی ایک بڑا خوبصورت رزق ہے آج ہم القلب الباحث عن الہدایہ کی صورت میں دورہ قرآن کا جو ہمارا ایک مین موضوع چلتا آ رہا ہے اور یہ اینڈ تک چلتا رہے گا اور اس میں ہمیشہ اپنے ان پیارے ساتھیوں کو ذہن میں رکھتی ہوں جو پہلی دفعہ دورہ قرآن سن رہے ہیں وہ کس لیول پہ ہیں اور پھر باقی جو سنتے جاتے ہیں اور جن کی زندگی میں اب قرآن اس حد تک کھل چکے ہیں اللہ کی توفیق سے کہ وہ اب مہاجر سے انصار کی صورت میں ڈھل چکے ہیں تو اللہ تعالیٰ نے ان کے لیے اس میں کیا رکھا ہے وہ کیسے اس سے فائدہ اٹھاتے ہیں اپنے اپنے لیول پہ لیجئے کوئی حکم اگر آپ کو بھی بہت سخت لگتا ہے تو آپ اس حکم کو پیچھے کر دیجئے لیکن قرآن کو پیچھے مت کیجئے کیونکہ قرآن پاک پڑھنے سننے کے دوران ایک خطرہ کیا ہوتا ہے کہ جب کوئی چیز ہمیں ایسی لگتی ہے جس کو آپ اپنی زبان میں کہیں کہ اٹس ٹو مچ آئی کینٹ ہولڈ دس ابھی میں اس کے لیے تیار نہیں تو بہتر ہے کہ قرآن بند کر دوں اور پھر جب بھی کبھی میں اس کے لیے تیار ہوں گا تو کروں گا یا میں کروں گی تو یہ بات غلط ہوگی آپ اس وقت یہ کہا کریں کوئی بات نہیں ابھی میں چھوٹی ہوں ابھی میں ابتدائی درجوں پہ ہوں اللہ مجھے توفیق دے گا لیکن یہ پکار ان کے دلوں میں آنی چاہیے جو بالکل نئے نئے لوگ ہوتے ہیں یہ بالکل ایسے جیسے گھر میں کوئی بات ہوتی ہے تو بڑوں کو سمجھ آتی ہے تو بچوں کو نہیں آتی اور وہ پوچھیں تو اب کیا کہتے ہیں کہ بیٹا آپ ابھی بچے ہیں تو جو ہدایت کے اعتبار سے بھی بچے ہیں یقیناً اللہ تعالیٰ ان کے ساتھ نرمی کا معاملہ کرے گا کیونکہ لا یکلف اللہ نفسا الا وسعها اللہ تعالیٰ کسی نفس کو اس کی وسعت سے زیادہ نہیں آزماتے ہاں لیکن اگر میری کوئی بات یا آپ نے پہلے سے کئی اور جگہ سے اور کئی ڈفرنٹ لیول پہ قرآن سیکھ لیا ہوئے اللہ کی توفیق اور اس کی رحمت سے اور پھر بھی اب سنتے وقت آپ کو محسوس ہوتا ہے کہ یہ بات تو میں نے بہت دفعہ سنی تو پھر یہاں رک کے کہیے القلب الباخذ عن الہدایہ او الدلالہ میں کیا چاہتی ہوں فبأي حدیث بعدہ یؤمنون اس کتاب کے بعد پھر اور کس کتاب کے اوپر ایمان لا کر پھر ہم عمل کریں گے تو پھر ایسے ساتھیوں کو اپنے عمل کو تنقیدی نظروں سے دیکھنا ہے اور اپنے آپ کے لیے دعا کرنی ہے پھر آگے دیکھیے کہ اس پارے کا جو بنیادی مرکزی خیال ہے پارا 12 کا وہ ہمارے پاس آیت نمبر 42 میں ہے اور یاد رکھیے آج ہم بہت رقت والی باتیں کرنے والے ہیں وہ باتیں کہ جو آج ہر دل پر ہے ہر ایک کے اندر اس کے خدشے ہیں توہمات ہیں فکریں ہیں فاقے ہیں کیا ہوگا کیسے ہوگا کیا کریں تو آئے طرح پڑھیے اور تھوڑا سا تجسس رکھتے ہوئے دل میں سوچئے کہ یہ کس کے متعلق بات ہے وہی تجری بہم فی موجن کل جبال ونا دنوح ونا نوح ابن வநாதா நூஹு இப்னஹு வகானஃபி மாஸிலி யா புனையர்கப் மானா வலா தகு மினல் காஃபிரீன். வோ கஷ்தி இன்ஹே பஹாடோ ஜேசி மோஜோ மே லேகர் ஜா ரஹி தி. اور نوح علیہ السلام نے اپنے بیٹے کو جو کہ کنارے پر تھا پکار کر کہا کہ اے میرے بچے ہمارے ساتھ سوار ہو جا اور کافروں میں شامل نہ رہ. سورۃ ہود میں حضرت نوح علیہ السلام کی زندگی کی کہانی بالترتیب چلے گی. جیسے ہر نبی کا قصہ کہیں نہ کہیں ترتیب کے ساتھ آتا ہے, گو کہ سورۃ نوح نام کی بھی ایک سورۃ ہے لیکن وہاں نوح علیہ السلام کے پیغام کی زیادہ بات ہے. لیکن ہر ایک کا جو قصص نبی کا تصور ہوتا ہے کہ نبی کی زندگی میں اس کی گھریلو زندگی, اس کے خاندان کے لوگ کیسے تھے, تو حضرت نوح کا تذکرہ سورۃ ہود میں آنے والا ہے. اور یہ آیت اس بات کی دلیل ہے کہ جب اللہ تعالیٰ کی طرف سے حجت تمام ہو گئی اور قوم نے جھٹلانے کا حق ادا کر دیا اور نبی نے بتانے کا حق ادا کر دیا, تو پھر ایک ایسا سیلاب آیا کہ زمین اور آسمان مل گئے پانی کے ساتھ. اوپر سے بھی پانی برس رہا تھا تو نیچے سے بھی. تو ایسے وقت میں حضرت نو علیہ السلام اللہ تعالیٰ کی ہدایت کے مطابق بنائی ہوئی کشتی میں سوار تھے. ان کے ساتھ 70 سے 80 کے قریب جو لوگ تھے وہ بھی سوار تھے. بیٹا, چار بیٹوں میں سے ایک بیٹا بگڑ گیا, یعنی نوح کا بیٹا بگڑ گیا. یہ بات کہتے ہوئے بھی دل میں ہول اٹھتا ہے. دوسروں کو 950 سال تک اللہ کی طرف بلانے والے کا اپنا بیٹا بگڑ گیا, کیا یہ بھی ہوتا ہے؟ جی یہ حقیقت ہے. لکھے چند باتیں اور پھر اس کے اوپر غور کیجئے گا کہ پسرے نوح آج ہم سب کی توجہ دلاتا ہے اس بات کی طرف کہ ہم دین والوں کے بارے میں ایک سوچ رکھ لیتے ہیں, اور وہ کیا کہ ان کی تو 7 پشتیں نیک لوگوں کی ہوں گی اور ان کے تو جدی پشتی سب دیندار ہوں گے. لیکن ہم پڑھیں گے جب جا کر, لیکن آج ابھی غور کر لیجئے کہ حضرت نوح کا ایک بیٹا بری صحبت کے زیر اثر بگڑ گیا اور حتیٰ کہ کفار میں چلا گیا, دین بدل دیا یا نشکرے درجے پہ چلا گیا. جہاں بھی جس درجے پہ وہ گیا ہوگا اگر اسی کو ذہن میں رکھ لیجئے تو آپ کو بات سمجھ آ جائے گی. تو کسی کے ہاتھ میں ہدایت نہیں. وہ نوح جو دن رات ایک کر کے انی دعوتہم لیلا و نہارا کہتے کہتے اور 950 سال تک لوگوں کو پکارتے رہے, کیا انہوں نے اپنے بیٹے کو نہیں پکارا ہوگا؟ کیا اس کو پیغام نہیں دیا ہوگا؟ آج ہمارے اندر تو کمی ہو سکتی ہے کہ ہم نے بچوں کو صحیح طرح سے دیا کہ نہیں, اس میں 100% امید ہے, لیکن نبیوں سے یہ توقع نہیں رکھی جاتی. لیکن وہ کہتے ہیں کہ پھول کی پتی سے کٹ سکتا ہے ہیرے کا جگر, مرد نازاں پہ یا مرد ناداں پہ کلام دل فریب بے اثر. تو لہٰذا یہ اس بات کی دلیل بھی ہے. آج لوگ دین کا کام کرنے والوں کو کہتے ہیں پہلے اپنے گھر والوں کو تو ٹھیک کر لیں, تو آج کے بعد آپ نے نہیں کہنا. ایسے تانوں کی وجہ سے اگر کسی نے دین کا کام چھوڑ دیا تو آپ کا میرا معاملہ گڑبڑ ہو جائے گا. تو حضرت نوح کی مانگی ہوئی دعا جو ہم آج پڑھیں گے انشاءاللہ ادھر, وہ کیا بتاتی ہے کہ جب کوئی اسباب نہ اختیار کیے جائیں اپنی اور اپنے بچوں کی ہدایت کے, تو پھر دعائیں بھی کام نہیں آتی. اور یہ دعا کسی اور لمحے کی تھی. تو اصل میں ادھر جو مرکزی خیال ہے وہ بڑے ہی دل کے اوپر بوجھ پڑتے ہوئے کہوں گی, انقاذ الجیلا انقاذ الجیل من الغرق فی الدلال. انقاذ ینقذ کا لفظ سورہ زمر ذہن میں آ جاتی ہے میرے, تو اس نام کے ساتھ اس میں 2-3 بار یہ لفظ آتا ہے. تو انقذ بچانا, الجیل نسلوں کو, من الغرق غرق ہونے سے, ڈوبنے سے, فد دلال گمراہیوں میں. کیا ہے یہ لفظ؟ نسلوں کو گمراہیوں میں ڈوبنے سے بچانا, یہ ہے ہمارے آج کے اس پارے کا تھیم. کیوں؟ اس لیے کہ اولادنا قلوبنا, اولادیں ہمارے دل ہیں. ہمارے دل کے سب سے زیادہ قریب جو ہستی ہوتی ہے نا لخ کے بعد, وہ اولاد ہوتی ہے. اپنے ماں باپ بھی ہوتے ہیں لیکن جب اولاد ہو جائے تو پھر ماں باپ پیچھے چلے جاتے ہیں, تبھی تو پھر دنیا کا نظام چلتا ہے. اور اس کو آپ دیکھ لیجئے کہ روتا بچہ, دودھ پیتا بچہ ہو اور دوسری طرف 10 لوگ خاندان کے کیا دوست احباب ہوں, ایک انسان کس کی طرف پلٹنا پسند کرتا ہے؟ بالکل اسی طرح اولادنا قلوبنا. اس کے اوپر آپ کو ایک بڑا خوبصورت عربی کا کوٹیشن سناؤں گی, ایک صحابی تھے کہ صحابی نہیں تھے، یہ ایک اسلاف میں سے تھے، آپ دیکھیے گا، اولادنا سمارو قلوبنا، معاویہ بن ابی سفیان اپنے بیٹے سے ناراض ہوتے ہیں، اور آپ جانتے ہیں معاویہ کون تھے، صحابی تھے، ابو سفیان کے بیٹے تھے، کسی بات پہ اپنے بیٹے سے ناراض ہو گئے اور اس کو چھوڑ دیا، تو ان سے احنف بن قیس نے کہا، اے امیر المومنین، ہمارے بچے ہمارے دلوں کے ثمر اور ہماری پیٹھوں کے ستون ہیں، ہم ان کے لیے نرم زمین اور سایہ دار آسمان ہیں، اگر وہ ناراض ہوں تو ان کو راضی کرو، بس اگر وہ طلب کریں تو عطا کرو، اور ان کے لیے ایسے تالے نہ بنو کہ وہ تمہاری زندگی سے اکتا جائیں اور تمہاری موت کی تمنا کریں۔ صحابی کا یہ قول آپ کو مجھے کیا بتاتا ہے کہ اولادنا قلوبنا، عربی کوٹیشن اگر آپ دیکھیں تو اس میں لفظ جو آتے ہیں وہ یہی ہے، اولادنا سمار قلوبنا و عماد ظہورنا و نحن لہم سماء ذلیلا و ارض ذلیلا ان غضبوا فردہم و ان سالوا فاتہم ولا تکن علیہم قفلا فیملوا حیاتک و یتمنا الموتک۔ تو اولادیں ایک بہت بڑی ذمہ داری ہیں، مسئلہ کیا ہے کہ ذمہ داریاں اور بھی بہت ساری ہیں، لیکن وہ ذمہ داری جس سے محبت بھی ہو وہ بندے کا خون جلاتی ہے، یہ میں آپ کو سیدھی سی بات کہہ رہی ہوں۔ آپ نے اپنی زندگی میں جس چیز کو مشن بنا لیا ہے، جو آپ نے اپنے کندھوں پہ ذمہ داری محسوس کی ہے نا، اگر آپ اس سے پیار نہیں کریں گے نا تو پھر آپ اس کا حق بھی ادا نہیں کریں گے۔ بس اگر اس وقت میں پڑھا رہی ہوں اور میں نے اس پڑھنے پڑھانے کو اپنی زندگی کا سب سے بڑا نقطہ بنا لیا اور یہ میرے لیے میرا ایک بچہ ہے، تو اگر مجھے اپنی اس پڑھانے سے محبت نہیں ہے اور اس کو میں انجوائے نہیں کرتی تو میں خود دوسروں کو نہیں دے سکتی۔ آج بھی صبح میں اپنے دل سے جو باتیں کرتی رہتی ہوں اس وقت یہ سوچ رہی تھی کہ اگر آپ لوگوں کو یہ پتہ چلے نا کہ جب میں اس کی تیاری کے دوران انجوائے جو کرتی ہوں اور جو میرے دل کی کیفیت ہوتی ہے، یعنی ابھی پارا 12 پورا نہیں ہوگا تو میرے دل میں پارا 13 شروع ہو جاتا ہے، لیکن ظاہر ہے کہ بیچ میں نمازیں پڑھنی، اٹھنا، دوسری چیزیں کرنا، لیکن آج سے لے کے کل تک یا کل سے آج تک میرے دماغ میں اگلا پارا ہوتا ہے، جیسے بچے میں دل پڑتا ہے نا، تو میں وہ جو انجوائے کر رہی ہوتی ہوں، جو مجھے سے محبت محسوس ہوتی ہے نا، وہ مجھے لگتا ہے میں آپ کو دے نہیں پاتی۔ لیکن یہ سچ ہے کہ ہمیں اپنی اولادوں کو اللہ سے جوڑنے کی خواہش اور اولادوں کو محبت سے پالنے کی خواہش کو دلوں میں محسوس کرنا، جب تک آپ خود قرآن سے نہیں جڑے ہوتے تو معاملہ بڑا برابری کا ہوتا ہے، وہ بھی اپنے کاموں میں لگے ہوئے، آپ بھی اپنے کاموں میں لگے ہوئے، لیکن جب آپ حقیقت میں خود اللہ کی پسند اور ناپسند کو محسوس کر لیتے ہیں نا، تو پھر آپ کو پتہ چلتا ہے کہ ان بچوں کا کیا ہوگا۔ اور اس پارے کے اندر اس تھیم کو لینے کی وجوہات کیا ہے؟ آیت 42 تو ہم نے دیکھ لی، حضرت نوح کو اولاد کا غم ملتا ہوا دکھ رہا ہے آپ کو، ادھر آگے چلیں گے تو آیت 71 ہوت میں ابراہیم علیہ السلام کو بڑھاپے میں ایک اولاد کی خوشخبری دی جا رہی ہے، یعنی اولاد کے تذکرے ہیں اس بارے میں۔ اور پھر جب آیت 18 سورت یوسف پہ پہنچیں گے تو وہاں یعقوب علیہ السلام کو بیٹے کی جدائی کا غم ہے، یعنی اولاد کے غموں سے بھرا ہوا پارا۔ ایک طرف وہ بچہ جس کے لیے آپ کہہ سکتے ہیں کہ جس کو اتنی چاہت سے پالا پوسا، لیکن وہ بری صحبت کا شکار ہو گیا، وہ باپ تڑپتا ہوا بھی آپ کو دکھے گا، اور ایک طرف وہ باپ کہ جس کا بچہ ہدایت کے سارے سبق اس کے پاس پڑ چکا ہے لیکن اب اس سے جدا ہو رہا ہے۔ تو اولادیں دل میں رہتی ہیں، یہ اس میں کوئی جھوٹ نہیں ہے، بلکہ وہ ہمارے دل ہیں، اس لیے کہ ہم اپنی زندگی میں بہترین چیز ان کو دینا چاہتے ہیں۔ ہدایت پہ ہوتے ہیں تو ہدایت ہمیں بہترین لگتی ہے تو ہم وہ دینا چاہتے ہیں، ہم ذرا سے بکھر چکے ہوتے ہیں تو ہمیں وہ چیزیں اچھی لگنے لگتی ہیں۔ تو جب آپ اپنے بچوں کے بارے میں سوچتے ہیں تو پھر آپ کو کیا کرنا ہے، پورے پارے میں سے ہمیں اس پہ گائیڈ لائن ملتی ہی رہے گی، ایک دعا کر لیجئے کہ یا ربی نکونا افضل قدوۃ لابنائنا، اے اللہ ہمیں ہمارے بچوں کے لیے بہترین رول ماڈل بنا دے اور پھر اس کی توفیق بھی دے۔ بچوں کے لیے جو آئینہ سب سے خوبصورت ہے اپنی شکلیں دیکھنے کے لیے وہ آپ ہیں، شوہر اور بیوی جس کو ماں اور باپ کہتے ہیں، یہ بچوں کے لیے ایک بہت بنیادی چیز ہوتی ہے، خاص طور پہ دکھ سکھ کے نام پر، اور ویسے بھی معاشرے میں پھیلی ہوئی چیزوں کو میں دیکھ رہی ہوں، جب جتنی تیزی سے فاسٹ فارورڈ کے بٹن کے ساتھ یہ چیزیں جا رہی ہیں تو ہماری ترجیحات بدلتی جا رہی ہیں۔ کل اس ٹاپک کو پڑھنے کے لیے یو کے میں ایک نیا لا جو انہوں نے پاس کیا، میں نے اس کی بھی کچھ چیزیں جسٹ رفلی دیکھی، میں نے کہا میں کیا بتاؤں آپ کو، آپ کو خود پتا ہے۔ اس وقت ہمارے بچے خاص طور پہ جو ویسٹرن کنٹریز میں ہیں اور جو اپنے ملکوں میں ویسٹرنائزڈ ہیں، وہ بڑے پریشر میں ہیں۔ ایک تو ان کے اوپر بوجھ بہت ہے، مغربیت کی چھاپ ہے۔ پہلے کبھی کوئی خالہ چچا پھوپھا باہر سے آتا تھا تو کوئی باہر کا کھلونا آتا تھا، کوئی چاکلیٹ آ جاتے تھے، کوئی سویٹر مل جاتا تھا، اس کو پہنتے ہی نہیں تھے کہ خراب ہی نہ ہو جائے، کیونکہ یہ باہر سے آیا۔ گزرتے ہوئے وقت کے ساتھ دنیا بدلتی جا رہی ہے، جب دنیا بدلتی ہے نا تو پھر اس کے اسباب بدلتے ہیں۔ ایک تو ہمارے اپنے ملکوں سے لوگوں کا ویسٹرن کلچر میں جانا اور باہر کے ٹرپس عام ہو گئے، اور خاص طور پہ میں یہاں اس طبقے کی بات کروں گی کہ جن کو اللہ نے دنیا کی بھی بہت ساری دولت دی ہے، تو باہر کا انٹریکشن بہت بڑھ گیا۔ پھر نیٹ نے دنیا کو ایک گلوبل ویلیج بنا دیا، اور اس ویلیج نے پھر آپ کے بچوں کو انہی کی سوچ دی۔ ایڈورٹائزمنٹ دیکھ لیجئے، سوشل میڈیا دیکھ لیجئے۔ ایک تو ہے دنیا داری، چلیے آپ کہتے ہیں کہ باہر کے دنیا میں آپ کو دنیا زیادہ دکھتی ہے، مان لیتے ہیں، حالانکہ ہر چیز 100% ایک طرح کی نہیں ہوتی، لیکن یہ جو دوسری یلغار ہے اس وقت ہمارے ذہنوں پہ، یاد رکھیے کہ دنیا میں شیطنت پھیلنے کے اب دن آ چکے ہیں۔ ایک طرف اللہ کا قانون اور ایک طرف شیطان کی وہ قسمیں جو اس نے سورۃ الاعراف کی آیتوں کی روشنی میں ہمیں ہمارے تک پہنچی کھائی تھی کہ دائیں سے بائیں سے آگے سے پیچھے سے میں انسان کو بہکاؤں گا، اور انسانوں کے ساتھ میرا معاملہ وہی ہوگا کہ میں ان کو اپنے ساتھ جہنم میں لے جاؤں گا۔ اب وہ بات کر کے سو نہیں گیا، آج وہ پوری اسٹریٹجیز کے ساتھ ہے۔ تھوڑا سا اگر ہم پیچھے جائیں، جیسے چلے بہت پیچھے بھی چلے جائیں، کیونکہ سورۃ نوح کا قصہ، تو شروع کے دور میں اس نے شرک میں انوالو کیا 10 قرن، حضرت آدم علیہ السلام سے لے کے نوح علیہ السلام کے 10 صدیاں جو تھی نا، اس میں شرک پھیلایا شیطان نے، اور وہ بھی شخصیت پرستی کے نام پہ، غلوف کے نام پہ، چند نیک بزرگوں کے نام پہ، جو کچھ بھی ہم پڑھ کے آتے ہیں پیچھے بھی۔ اس کے بعد 3 انبیاء کرام جن کا قصہ ہم نے قرآن میں پڑھا، حضرت ابراہیم کے بعد کے لوگوں میں سے، جس میں حضرت شعیب علیہ السلام بھی ہیں، اور اسی طرح سے حضرت موسیٰ اور عیسیٰ، اور بعد میں اس دور میں اس نے انسانیت کو جو چیز دی تھی نا، وہ کیا دی تھی؟ نمبر 1 معاشی بگاڑ، نمبر 2 مالی بگاڑ، اور نمبر 3 یعنی شیطان کے کام کرنے کے۔ اگر آپ کو یہ طریقے آج سمجھ آ گئے تو آپ کو اپنے بچوں کو ڈیل کرنا بہت آسان ہوگا۔ یعنی معاشی پرابلم شروع ہو گئے، جس میں سود سب سے اوپر رہا، پھر اس میں اس نے لوگوں کو مال حرام کی طرف مائل کیا، لوگوں کو ان چیزوں پہ رکھا، پھر اسی طرح سے اس نے، یعنی اس میں وہ سب چیزیں جو اکنامیکلی کہہ لیجئے کہ گڑبڑ والی ہیں، وہ شروع کر دیں۔ اور حضرت شعیب کی قوم کے قصے میں ہم پڑھ چکے ہیں کہ کیسے مال ہونے کے باوجود بھی پھر تھوڑے سے مال کو بچانے کے لیے اللہ کو ناراض کرتے تھے، ٹھیک ہے۔ پھر اس کے بعد اس نے معاشی بگاڑ پیدا کیا، معاشی بگاڑ کے کہ اس نے خاندان کو بگاڑا، آئلی نظام بگاڑ دیے۔ یہ تو آج سے پیچھے 20-25 سال چلے جائیں تو آپ بھی اپنی زندگی میں دیکھتے آتے ہیں کہ کیسے ہم دیکھتے تھے کہ شیطان گھروں کو تڑواتا ہے، بغیر شادی کے لوگوں کو رکھتا رکھاتا ہے۔ پھر اسی طرح اس نے جینے کھانے پینے کے طور طریقے بدلوا دیے۔ شیطان بہت سمجھدار ہے، ایوالو ہوتے ہوتے دنیا اس وقت اس سٹیج پہ آ چکی ہے۔ یہ صدی جو اس وقت چل رہی ہے اور اب اس سے آنے والی ہر صدی، نبی صلی اللہ علیہ وسلم کی حدیثوں کی روشنی میں قیامت کے قریب ہر آنے والا وقت پہلے وقت کی نسبت زیادہ پرفتن ہوگا۔ لوگ زمین کے اوپر سے گزرتے ہوئے جب قبروں کے پاس سے گزریں گے تو کہیں گے کہ کاش میں زمین کے سینے کی بجائے زمین کے پیٹ میں ہوتا۔ قبر والوں کو لوگ کہیں گے کہ تم ہم سے کتنے اچھے ہو۔ اور ایک روایت اور بھی نوٹ کیجئے، اس وقت مجھے پہلے ذہن میں نہیں تھی، ورنہ میں اس کو بھی سند کے ساتھ لے آتی، بس صرف سن لیجئے، لکھئے نہیں، کہ قیامت کے قریب اولادیں اتنی نافرمان ہوں گی کہ لوگ بے اولاد شخص کو رشک سے دیکھیں گے۔ یہ ایک روایت موجود ہے، کسی بھی صحت کی درجے کی بات ہے، کسی قصر ہے یا کیا ہے، لیکن آج اس کے اثرات دکھ رہے ہیں۔ جس کی اولاد نہیں اس کا تو کوئی غم ہی نہیں ہے، لیکن جن کی اولادیں ان کے قدم قدم پہ غم ہے۔ सांप की बिल में हाथ देकर औलादों को आज माँ बाप पाल रहे हैं। मैं आप सब माँ बाप के दर्द को महसूस करते हुए सारी बातें कर रही हूँ। आपका दिल जलता है, आपका दिल कुड़ता है, लेकिन आप उनको हाथ नहीं लगा सकते क्योंकि मरना मना है। आप अपने जवान जिसका वो बच्चा जिसका कद आपसे भी जरा लंबा हो गया उसकी बात तो छोड़ दीजिए, आप अपनी टांग के आधे कद के बराबर के 3-4 साल के बच्चे को हाथ नहीं लगा सकते। और मैं रात को जब वो सुन रही थी रिपोर्ट कि अब जो नई रिपोर्ट आई है उन्होंने 500 साइकाट्रिस्ट लोगों को हायर किए जिनको यूके के मुख्तलिफ स्कूल्स में वो भेजेंगे वर्कशॉप्स देने के लिए और वहां जाकर वो उनको अपने तौर तरीके सिखाएंगे, यानी हर तरीके से उसने किया। तो आज की नस्लें बड़ी मजबूर है। आइए देखते हैं कि नौजवान नस्ल के आज क्या मसाइल हैं, आज की नौजवान नस्ल किन मुश्किलात का शिकार है। कुछ में हमारा कसूर है और कुछ में हमारा कसूर नहीं है, लेकिन मुआशरा उनको टेम कर रहा है। तो सबसे बड़ी चीज जिस पे आप गौर करेंगे ये आपके मेरे लिए हाथ में मौजूद है, मकसदियत के बगैर बच्चे जी रहे हैं। हमने अपने बच्चों को बड़े मकसद नहीं दिए जीने के, हमने उनको एक छोटा सा गोल दे दिया कि बस तुमने पहले मैट्रिक करना है, फिर एफएससी करनी, फिर मेडिकल करना, फिर हाउस जॉब करके फिर डॉक्टर बन जाना, किसी को मिल गया तो उसने पायलट बनना है, किसी ने इंजीनियर बनना है, यानी क्रेडिट सिर्फ अपनी जिंदगी का कह लीजिए कि क्रेडिट बनाना है। और जब तालीम को प्रोफेशन से जोड़ दिया तो तालीम में अदम दिलचस्पी शुरू हो गई। बच्चे को कोई शौक नहीं डॉक्टर बनने का, माँ बाप उसको डॉक्टर बनाने के शौक में बैठे हुए, वो कहता है जाओ फिर मैं भी नहीं कुछ करता। तो हमारे बच्चे मकसद के बगैर जी रहे हैं, इसकी वजह से तालीम में अदम दिलचस्पी है। वो क्यों है? क्योंकि एक तो वजह उसकी ये हो सकती है कि उनको पसंद नहीं है वो सब्जेक्ट, दूसरी बात है कि स्कूल कॉलेजों में क्या क्या डिस्ट्रेक्शन शुरू हो गई। एक जुमला आज लिख के पानी की तरह इसको फैला दीजिए अपने जेंट्स की सूरत में कि जहां आग और पानी को जमा करेंगे वहां धुआं उठेगा। जलता कोयला पानी के एक ग्लास के अंदर भी डालेंगे या जग में भी डालेंगे तो वहां धुआं उठेगा। आज भी यही सब कुछ आपको अपने साथ दिखेगा, जहां लड़की लड़के को इकट्ठा कर दिया गया वहां धुआं उठा। और ये धुआं हम अपने पिछली जिंदगी के कम से कम 20 सालों में तो हम भी देख रहे हैं, मैं भी देख रही हूं, आप भी देख रहे हैं। आज लड़की लड़के को नहीं, लड़के लड़के को जबरदस्ती साथ एक दूसरे के साथ जोड़ा जा रहा है। और सबको बताइए जो हालात है, मैं इस पे क्या बोलूं, अब वो आउटडेटेड हो गया। जैसे किसी ने कहा कि अब यूथ फेसबुक नहीं यूज करती, वो क्या करती, वो ट्विटर करती है, वो इंस्टाग्राम करती है। मैंने कहा क्यों? कहने लगे उसमें प्राइवेसी नहीं रहती, माँ बाप का भी अकाउंट होता है तो वो कहीं ना कहीं से पता चल जाता है कि बच्चे इस वक्त क्या देख सुन रहे, तो उन्होंने उसको खुदाफिज कह के अब अपने लिए एक अलग चैनल बना लिया। और जो भी चैनल है सबको पता ही होगा, जो मुझे अभी पता लगे आपको तो पहले का पता होगा। बिल्कुल इसी तरह से इसका एक तीसरा असर क्या हुआ कि वालदैन से दूरी हो गई। आज वो बच्चे फेसबुक जो बहुत फेवरेट था आज से 5-4 साल पहले उनका, वो इसलिए छोड़ने को तैयार है कि माँ का भी फेसबुक अकाउंट बन गया, बका बन गया और वो उन्होंने खुद ही रिश्ते जोड़ के आपको एक दूसरे की खबरें देनी है, ये उनकी पॉलिसी है। वो कहते हैं छोड़ दो फेसबुक। जो आज आपके साथ होने की वजह से एक बड़ा सोशल मीडिया छोड़ने को तैयार है, मीडियम छोड़े तो उनको आपको छोड़ना क्या मुश्किल है, इमेजिन कीजिए इस चीज को। ये एक जहनी दूरी की बात कर रही हूँ। आज भी बच्चे को आप ही के हाथ के पकोड़े पसंद है, आज भी वो कहते हैं मामा आप जैसा पिज्जा कोई नहीं बनाता, लेकिन जहनी दूरी हो चुकी है। और खास तौर पे फिर जब माँ बाप उनको थोड़ा सा अल्लाह की तरफ लेकर आते हैं ना, किस लिए किस तरह से लेकर आते हैं कि वाकई मुझे हकीकत में अपने बच्चे को वहां देखना है जहां मैं अल्लाह के नबियों को देखती थी, सहाबा को देखती थी, जिनको मैं आज के दौर के अच्छे लोगों में देखती हूँ, तो नुकसान क्या होता है कि फिर बच्चे और माँ बाप दूर होते हैं। हिकमत ना हो तो माँ बाप बच्चों को अपने से दूर काट देते हैं, ये नहीं करना आपने। फिर एक और अगली वजह देख लीजिए मसाइल में, वो क्या है, सोशल मीडिया का बेजा इस्तेमाल। आपने कई दफा वो वीडियो देखी होगी कि एक अरब लड़का है और माँ उसको कहती है कि बेटा दवा ला दो और परेशान है और माँ सर पकड़ के बैठी है तो वो अपने खेलने में मगन है, गेम खेल रहा है। इतने में नीचे से मैसेज आता है दोस्त का कि मैं आ गया हूँ, तो वो अपना सेलफोन लेके तो नीचे चला जाता है, तो माँ बेचारी हॉकी मारती है, हॉकी भरती है। अच्छे हो रहा है, सोशल मीडिया का इस्तेमाल बुरा नहीं है। इस वक्त भी ये सोशल मीडिया के थ्रू ही आप में से अक्सर सुन रहे हैं, ऑन साइट तो चंद लोग बैठे हुए हैं सिर्फ। असल बात यह है कि जहन पीछे से किधर था और उन्होंने वही देखा, एक ही स्क्रीन है, एक ही फोन है, किसी के हाथ में होता है तो उधर कुरान के सिवा कोई और हुज्जत नहीं होती और बाकी चीजें आप खुद जानते हैं। फिर इसका अगला स्टेप क्या हुआ, आप देख रहे हैं ये हर चीज स्टेप वाइज है, एक से दूसरी, दूसरी से तीसरी, चौथी, पांचवा दर्जा क्या होता है, फिर दीन से दूरी शुरू हो जाती है। जब जहनों में दीन नहीं, आज हम इस बारे में हजरत यूसुफ का किस्सा पढ़ेंगे इंशाल्लाह जिंदगी रही तो, वहां तक पहुंचते हैं अभी। आप देखेंगे कि चंद साल की तरबियत जो हजरत याकूब ने कर दी थी अपने बच्चे की, वो बुराइयों के जंगल यानी स्विमिंग पूल छोड़ दीजिए, ओशन ऑफ दी या सी ऑफ दी या आप कह लीजिए कि समंदर था बुराई का, उसमें से भी यूसुफ अलैहिस्सलाम को बचा के ले गई। आप भी यही करेंगे, अगर आपको शऊर आ चुका है, आप खुद हिदायत पे आ चुके हैं, तो इंशाल्लाह आपके बच्चों को आप दीन की समझ देते हैं। फिर एक और बहुत बड़ा कसूर है आज का हमारा, ये भी पेरेंट्स का कसूर है, ताबनाक माजी से लाइल्म रखा। इस्लाम के पास आज यानी अल आन, जिसको आप क्या कुरान की सूरत में अल यौम कहते हैं ना, नबी सल्लम के दौर का अल यौम था, आज का मैं कहूं तो अल आन टूडे, आज का दिन इंस्टेंट देखो, तो आज के दौर का एक सबसे खूबसूरत, सबसे बड़ी चीज जो मुसलमानों के पास है ना, वो अपनी हिस्ट्री है, जिसमें सीरत से लेकर सहाबा का दौर, ताबेन का दौर, आइमे इकराम का दौर, मुहद्दिसीन का दौर, फिर उसके बाद मुस्लिम हीरोज का दौर। ये आज से पीछे 100 साल चले जाइए, सारे साइंटिस्ट मुसलमान थे। दुनिया में जो कुछ हुआ ये मुसलमानों ने किया, डिस्कवरीज मुस्लिम्स ने दी, दुनिया को इस्लाम ने सारे अलूम दे दिए, अब तो दूसरों ने ले लिए। ये ऐसे है कि शुरू आपने किया तो अब लेके आपसे दूसरे चले गए और आप मुंह देख रहे हैं, आप बैठकर मोती लगे हुए जूते बना रहे हैं और नगों वाले परस बना रहे हैं और बेहतरीन कपड़े बना रहे हैं। आज का मुसलमान बुनियादी तौर पर जॉबलेस हो गया। हमने अपने बच्चों को ये माजी नहीं दिया, हिस्ट्री से काट दिया। नुकसान क्या हुआ, अगला इशू, अखलाकी इन्हितात पैदा हो गया, मॉरल डिक्लाइन, जो ना खूब था वही खूब हुआ कि गुलामी में बदल जाता है कौमों का जमीर। और आप देख रहे हैं डैड माम, इस तरीके से माँ बाप को अक्सर पुकारा जाता है कि किसी को ना इन लफ्जों का पता हो तो ये भी ना पता चले कि ये लफ्ज क्या होते हैं, वो अदब, वो अब्बा जान, वो फलां, वो हजूरी, वो बात करने का अंदाज वो नहीं रहा। और एक चीज जिससे बहुत सारे लोग मुत्तफिक होंगे, तुंक मिजाजी आ गई औलादों में, हर वक्त ही उखड़े रहते हैं, वो एक होता है ना बस रूठे हुए, ये तो रुस्से रहते हैं, रूठना तो दूर की बात, ऐसे लगता है माँ को कि पता नहीं क्या कर दिया मैंने इनके साथ। और बाप बेचारा कोल्लू के बैल की तरह नाइट शिफ्ट भी करता है, वीकेंड भी करता है, वीकडेज भी, और उनकी पूरी जरूरतें भी करने के बावजूद बाप बच्चों का हीरो आज नहीं बना। तुंक मिजाज है नस्लें, खट्टी कड़वी। आज की दुआ भी आपको इसलिए यही दी गई है कि अल्लाह उस औलाद से मुझे पनाह में रखना कि जो मेरे सर पे चढ़े, सवार हो जाए मेरे सर पे। और फिर इसमें तरबियत की कमी है, ये हमारा कसूर है, ये तो मानना पड़ेगा। और हमारे में माँ बाप भी हैं और उस्ताद भी हैं, पूरा मुआशरा ही एक तरबियत करता है। तो कहते थे बच्चे सांझे होते हैं, किसी का बच्चा यानी एक घर में फैमिली सिस्टम था, सब भाइयों के बच्चे इकट्ठे थे, जिस बच्चे ने बुरा किया बुरा ना किया, जो अच्छा किया बुरा किया, सबको हक था कि इसको बता दो, थप्पड़ भी लगा देना, चचा थप्पड़ लगा दे बच्चा बोले ना, चची कुछ कह दे, ताई कुछ कह दे, कोई हर्ज नहीं, कोई बात नहीं, अपना बच्चा। तो ये सारे प्रॉब्लम्स एक बहुत बड़े प्रॉब्लम की तरफ ले जा रहे हैं कि माँ बाप खुद भी वो नहीं रहे जो था। आप अक्सर लोगों से सुनेंगे आज की औलादें अच्छी नहीं, आज के बच्चे बिगड़ गए, माजरत के साथ मेरा ये पॉइंट ऑफ व्यू नहीं है, मैं अब सब पेरेंट्स से माजरत चाहती हूँ, लेकिन मेरी सारी हमदर्दियां बच्चों के साथ है मोस्टली। देखूं अगर दिल पे हाथ रख के तो आज के बच्चे बेचारे हैं, बेचारे बच्चे। वो मैंने एक जब कोर्स हमने किया था गालिबन पेरेंटिंग ए टू जी, आप उसका लिंक दे दीजिएगा आज के दिन साथियों को, आप उनकी लिस्टों के साथ, पेरेंटिंग ए टू जी, आज से कई साल पहले हमारा ये कोर्स चला था अल्हम्दुलिल्लाह। तो उसमें और शायद उसके बाद भी कहीं एक स्लोगन बोला था, और पिछले सालों में जब रिश्ते जोड़िए का टॉपिक था, हमारे बच्चे बेचारे बच्चे, हमारे बच्चे बेचारे बच्चे, मां नहीं मिली, उसकी जगह एक मसरूफ औरत मिल गई। एक बच्चा जो अपनी माँ को मिस करता है ना घर बैठकर, स्कूल से पहले आ गया, SFO में छोड़ दिया, फिर भी मानी आई। उसके लिए माँ बड़ी कीमती चीज है। और वो वाकया मैं पिछले कई सालों में सुना चुकी हूँ आप लोगों को कि एक बच्चा अपनी माँ से पूछता है कि तुम कितने पैसे कमाती हो, तुम्हें एक घंटे के कितने मिलते हैं। तो माँ को गुस्सा आ गया, फिर गुस्सा दूर हुआ तो बता दिया, फिर अगला माँ का मुतालबा था कि मामा मुझे $10 मिल सकते हैं, फिर माँ को गुस्सा आ गया, फिर माँ को जब गुस्सा ठंडा हुआ तो उसको 10 दिए। तो अपने तकिए के नीचे से चुड़मुड़ किया हुआ एक और 10 का नोट मिलाकर माँ को कहता है $20 ले लो। एंड मॉम कैन आई बाय 1 आवर फ्रॉम यू प्लीज, क्या मैं आपसे 1 घंटा खरीद सकता हूँ। आज की माँ जॉब पे जाती है, कोई एतराज नहीं करता, 40 आवर्स जाती है एक वीक में, कोई एतराज नहीं करता। बच्चे बारने हागनों में जाएं, बच्चे डे केयर में जाएं, कोई एतराज नहीं करता। क्यों? क्योंकि उसके बाद माँ 30-35 हजार क्रोन लेकर आती है, हाथ में नहीं आता, वो भी बैंक में जाता है, हाथ में तो कार्ड, एक कार्ड है बस। उस नोट को बच्चा क्या करे जिसके लिए उसको खुद डबल रोटी के ऊपर एक मार लगाकर सेपरेट खुद नाश्ता करना पड़े, ठंडा खाना खाना पड़े, एक केला खाना पड़े। शाम को अगर घर बच्चा पहले आ भी जाता है तो फिर वही बेचारा खुद मुख्तार बच्चा बन गया। तो ऐसा ना कीजिए, इससे ज्यादा क्या बोलूं। जिम्मेदारियां पूरी करके, अपने कामों को करके, जब आप ऐसे कोई काम करें आप शौक से करें, लेकिन अगर आप अपने वो बच्चे जिनके लिए आप पैसे लेकर आ रही हैं, क्योंकि औरत ये कहती नहीं मेरे बच्चे खुश रहे, मियाँ पैसे ज्यादा नहीं देते, चले मियाँ के पैसों से बिल पूरे होते हैं, जरूरत पूरी हो जाती है, वट एवर, ये इश्यू है इस वक्त, मेरा दिल नहीं कर रहा इस पे बात करने को, लेकिन लिख लीजिए, औरत जब कमाती है तो बरकत नहीं होती उसमें, कमाई मर्द की अच्छी, या तो पैसे बढ़ जाएंगे तो बरकत कम हो जाएगी, दूसरी सूरत ये होती है कि पैसे बढ़ गए तो कोई फटीक पड़ जाती है, हर महीने उतनी जितने पैसे आते हैं उतनी कोई ना कोई मुसीबत पड़ी उसमें पैसे निकल गए, और तीसरी सूरत यह है कि जरूरतें भी उतनी बढ़ जाती हैं। घर में रहने लिए एक सीधी सादी औरत को वो नहीं चाहिए होता जो बाहर निकलने वाली को है। ये तो सिर्फ वो औरतें बिचारी करें, और उनके सब बड़ी हमदर्दी है मुझे, जो सिंगल मदर्स हैं, जो बेवा हैं, मुतल्लिकात हैं, माँ बाप तो पास है नहीं, गवर्नमेंट कहती है कि काम करोगे तो तुम्हें पैसे खाने को देंगे, वो बिचारियां करें, वो बिचारी औरत है। अल्लाह ने औरत को एक हक दिया है, घर रहो, रानी बनो, मलका बनो, तुम एक बादशाह की बीवी हो तो बादशाह की तरह से जी लो, बीवी बन के उसकी, तुम्हारा मियां थोड़े कमाता है तो तुम जरा सी किफायतशारी के साथ जी लो। यानी औरतें बड़ी बहुत संजीदा होती थी हमारे दौर की, पिछले दौर में, हमारे से मुराद हमारी नानियां दादियां माएं, देख लीजिए जिसको भी आपने देखा, थोड़े पैसों में बरकत थी, थोड़े कपड़ों में बरकत थी, थोड़े से खाने में बरकत थी, एक हंडिया पकती थी और नीचे से उसका मसाला तक पोंछ के रात को हंडिया धो के सोते थे। आज मेरी इस बात के बाद जब उठेंगे तो फ्रिज खोलकर देखिएगा, कल का इफ्तारी का बचा हुआ सामान आपके बच्चे आज नहीं खाएंगे, मैं आपको भी से बता दूं। आपको कोई कल की इफ्तारी आज लाके दे देना कि ये कल बनाई थी जरा बच गई आप ले लें, तो आप इज्जत के नाते, मरवत के मारे, मोहब्बत दोस्ती के नाम पे पकड़ तो लेंगी, लेकिन आप खुश तो नहीं होंगी, क्योंकि आपके बच्चे आदि नहीं रहे बासी खाने के, रोज इतना जो बनता है। तो बातें तो बहुत सारी कर सकती हूँ, करें क्या, चंद नुक्ते नोट कर लीजिए। सबसे पहले दीनी तरबियत कीजिए, किसकी, अपनी और अपने बच्चों की, रवैये और अखलाक पर तवज्जो दीजिए खास तौर पे। बाज दफा दीन आ जाता है, रवैये नहीं बदलते, कठोर लहजों में माएं बच्चों को नमाज की दावत देती हैं, फिर धपकियां देती हैं, फिर झिड़कियां देती हैं, उनको नफरत हो जाती है आपके उस दीन से। बच्चा कहते हैं नमाज नहीं पढ़ूंगा क्योंकि माँ ने सुबह उठते इतना गुस्सा किया, यकीन करें बूढ़े होने तक ही असर जाता है। बच्चों को प्यार से बुलाइए, उठो बेटा नमाज पढ़ो, बेटा उठो नमाज पढ़ो, बेटा उठो नमाज पढ़ो, 10 दफा आप रिकॉर्डिंग चलाएंगे एक ही टोन होगी, और माँ की टोन पहली दफा प्यार, दूसरी सख्ती, तीसरी दफा डांट, और चौथी दफा तो वो फिर गालम ग्लोच पे आती है। बच्चा कहता है अब माँ जाके सोएगी फिर उठूंगा, ये बुनियादों में पड़ी है, इस पे तौबा कीजिए कि हमारी गलत तरबियत की वजह से तो कोई नमाजों से दूर तो नहीं हो गया, ये तो काम करके माँ ने दिखाने थे, लेकिन फिर बाप की तरफ आई तो रिस्के हलाल। मैं एक लफ्ज भी सिर्फ आज बोल के आगे चली जाऊं ना अभी, कि आज की औलादों में अगर कोई बिगाड़ दिख रहा है, और अगर वो बिगाड़ दीन का इस तरह का बढ़ गया, देखिए आगे तो वही मैं कहने वाली थी कि बिगाड़ था थोड़ा बहुत, कुछ ना कुछ बच्चे बाहर चले गए, आप, हमने अपने मामुओं को और चचाओं को जिन्होंने देखा होगा, वो क्या था, पान खाता लड़का, رات کو دوستوں میں جا کے بیٹھ جاتا ہے. ابا جی کو اس پہ بڑا غصہ آتا ہے. بڑا ہی خراب بچہ تھا جو رات کو سنیما میں فلم دیکھنے چلا جائے. واپس آتا ہے تو ابا کا جوتا تیار ہوتا تھا. جوتی ہاتھ میں پکڑ کر وہ دیوار پھلانگ کے بیک سے آ جائے گا کہ ابا نہ جاگ جائے. یہ تھا بگاڑ. اس اوکے جہاں منگنی ہوئی ہے اس لڑکی کو تاکہ جھانکی کرنے لگ گیا. یہ تھا بگاڑ. چلے فلاں 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 ایسا برا ہو گیا, بگڑ گیا. آج کے بچے کا بگاڑ کیا؟ معذرت کے ساتھ, دکھ کے ساتھ, تکلیف کے ساتھ. یہ باتیں تو اب ان ہیں جو میں نے چار مثالیں دی ہیں نا. یہ تو ماں باپ بلکہ پہلے تو وہ کہہ لیجئے کہ ایکسپٹ کیا اور اب ایکسپیکٹ کرتے ہیں. منگنی ہوئی ہے تو لڑکی ضرور جائے گھومنے لڑکے کے ساتھ اور فلاں 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 فلاں. اب یہ چیزیں بری نہیں رہی. آج کا روگ یہ نہیں ہے. آج کا ہماری نسلوں کا جو غم ہے, جو کھل رہا ہے اندر انسان, جس کی وجہ سے وہ ایتھیزم ہے. اسلام چھوڑ رہے ہیں. پہلے اسلام پہ عمل چھوٹا, اب اسلام چھوٹا, کل انسانیت چھٹے گی. لکھ کے رکھ لیجئے یہ چند باتیں. میں نہ بھی رہی, میرے بعد جب یہ جملے آپ سنیں گے تو آپ کو احساس ہوگا کہ کیسے وقت کے ساتھ چیزیں بدلتی جا رہی ہیں. اب انسان کو جانور بنایا جا رہا ہے. آج کے دور میں ہومو کا لفظ ہے. آج سے 10-15 سال بعد جانور ہوں گے آپ کے بچوں کے ساتھ. آج وہ ان کے پیٹس ہیں, کل وہ ان کے پیئرز ہوں گے. لکھ کے رکھ لیجئے اپنے لیے, مجھے کچھ بھی کہنے کی ضرورت نہیں. لیکن اس سب کے اندر بھی آپ کے لیے خوشخبریاں ہیں. جب آپ خود دین پہ, جب آپ کا اپنا تعلق اللہ کے ساتھ ہے اور آپ نے اپنے بچوں کے خون کے اندر اسلام, اللہ کے نبی, اللہ, یہ تین محبتیں انڈلج کر دی اور ان کو فکر آخرت لگا دی, کہیں بھی نہیں جائیں گے. آپ کے بچے نہیں بگڑیں گے. بولیے, میرا بچہ نہیں بگڑے گا انشاءاللہ. میں نے اس کے ڈی این اے کے اندر, میں نے اس کے کروموسومز کے اندر, میں نے اس کے دل, دماغ, اس کے کانوں, اس کی آنکھوں کے اندر وہ اسلام کی محبت اور اللہ کی دین کی سچائیاں ڈال کے جانی ہے. اور اللہ مجھے اس کے لیے مہلت دے کہ جس کی وجہ سے میرے بچے اس معاشرے کو بلکہ بدلیں گے. مرد حلال رسک لے کر آئیں. کھل کے بات کرنے کی ضرورت ہے. جہاں رسک میں ایک پینی بھی حرام کی آ گئی, اور حرام لفظ کو, لفظ حرام کو کیسے کہتے ہیں؟ حرام کیا ہے؟ وہ ہر چیز حرام ہے جس کو آپ پیچھے سورۃ نساء میں بھی پڑھ چکے ہیں, اور چاہیں گے تو آگے بھی مجھ سے کہیں پوچھ لیجئے گا کہ یہ چیزیں حرام میں آتی ہیں کہ نہیں آتی ہیں. اور مائیں خواہشات کی غلامی سے نکل آئیں. باپ رسک کے حلال لے آئے اور مائیں خواہشات کی غلامی سے نکل آئیں تو آپ کے بچے نہیں بگڑیں گے انشاءاللہ. آپ کے بچے بہت اچھے ہیں, اتنے کیوٹ, اتنے معصوم بچے ہیں. آپ شام کی سیشن کبھی سنیں تو بعد میں کبھی کبھی کچھ بچے بھی شیئر کرتے ہیں تو میں سوچتی ہوں کہ بچہ تو بچہ ہی ہے, کورا کاغذ ہے. آپ اس پہ جو مرضی کریں, جو لکھ دیں. تو کیا کرنا ہوگا؟ ماں جو پہلی طرز کا ہے, والدین جو واقعی بچے کے رول ماڈلز ہوتے ہیں, ان کو خود بھی علم حاصل کرنا ہے اور پھر جب خود کریں گے تو بچوں کو دیں گے. آج بھی لوگ کہتے ہیں کہ ہم کیسے دوسرے دین کی خدمت کریں, ہمارے تو گھروں میں بچے پڑے ہوئے ہیں. تو کسی عالم سے بھی کسی نے یہ سوال کیا تھا کہ میرا بچہ نہیں پڑھتا, کیا کروں؟ کہنے لگے, تم کسی کے بچے کو پڑھانے لگ جاؤ, اس کی برکت سے اللہ تمہارے بچے کو پڑھنے کا شوق ڈال دے گا. جس کا بچہ نہیں کھاتا وہ کسی اور کے بچے کو کھلانا شروع کر دے, جس کا بچہ سلجھا ہوا نہیں وہ کسی اور کے بچے کو سلجھائے. اور آپ کو اتنا بڑا راز بتا کے جاؤں گی آج کہ اللہ کے کام سے جڑنے والے, امر بالمعروف اور نہیں عن المنکر کرنے والوں کو آپ دیکھ لیجئے, اللہ کی طرف سے ایک تائید حاصل ہو جاتی ہے کہ ان کے گھر والوں کے دل میں اللہ ان کی محبت ڈال دیتا ہے. شوہر بیویوں کے لیے محبت والے ہو جاتے ہیں, اولادوں کے دل میں آتا ہے. آپ کے اگر نہیں آ رہا, آپ کہیں گے ہو سکتا ہے سوال ہو, تو ابھی آپ بیچ میں ہیں, ابھی آپ خود بھی پورے سچے نہیں آئے. تو تربیت اولاد کا پھر نیکسٹ پوائنٹ کیا ہے؟ قرآن سنت سے محبت کریں اور ان کو بھی دلائیں, ان کی صلاحیتوں کو نکھاریں. اس پہ تو ورک شاپ ہو سکتی ہے پوری. دوبارہ کئی ہیں ہمارے پاس نور قرآن کے پلیٹ فارم پہ. آپ کو میرا لے سب سے زیادہ میٹر تربیت اولاد اور ہسبینڈ وائف ریلیشن پہ ملے گا, کیونکہ یہ میرا ایک قسم کا پیشن ہے کہ گھروں کو ٹھیک کیا جائے, بیویاں شوہروں کو اور شوہر بیویوں کو خوش رکھے, اور اسی طرح اولادوں کو. اپنے بچے کا ٹیلنٹ نکالیے. ہم تو تانے دے دے کہ اس کے اندر جو خوبیاں ہوتی ہیں اس کو بھی نکال دیتے ہیں. پھر ایک کام آپ آج اور کریں, صحبت پر خاص نظر رکھیں. آپ کا بچہ کدھر جاتا ہے, کس سے ملتا ہے, کیا, وہ تو اب دور کی باتیں ہو گئیں. آپ کا بچہ کن ویب سائٹس پہ ہے, کیا وہ دیکھتا ہے, کیا سنتا ہے, اور اس کے لیے دوستی کرنی پڑے گی. اور پھر اگلی بات, برائیوں سے بچنے کی دعائیں کیجیے. اور والدین کی اولاد کو محبت دینا اصل میں قرض ہے. किसी ने कहा ये कर्ज भी है और फर्ज भी है। आप अपने वालदैन से मोहब्बत करते हैं ना, ये कर्ज बनके कल आपकी औलाद की आपसे मोहब्बत के तौर पे वापस आती है और नफ्स की इस्लाह का जिहाद करते जाएंगे इंशाल्लाह, अल्लाह की रहमत से फायदा होगा। तो आइए देखिए फिर आज की दुआ, कोशिशें हम अपने तौर पे करेंगे और दुआएं अल्लाह से मांगेंगे। तो इस सिलसिले में ये दुआ मुश्किल लगेगी आपको, नहीं आपने कभी सुनी तो ऐसा ऐसा सुन लेंगे और याद कर लीजिए। ये हमने अल्हम्दुलिल्लाह अपने दुआओं के सेशंस में भी सीखी हुई है और इसका तर्जमा और बाकी चीजें भी मौजूद है हमारे पास। अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन जारि सूई व मिन ज़ौजिन तुशय्यिबुनी क़ब्ल अल-मशीब व मिन वलदिन यकूनु अलैया रिब्बा व मिन मालिन यकूनु अलैया अज़ाबा व मिन खलीलिन माकिरिन ऐनहु तरानी व क़ल्बुहु यरानी इन रा हसनतन दफनहा व इज़ा रा सैयतन अज़ाअहा। एक एक लफ्ज पे नजर रखिए और सुनिए इसका तर्जुमा और इस वक्त अपने दिल की पुकार समझते हुए इसको कीजिएगा, यानी इसके लफ्ज को आपने किस तरीके से लेना है। इस अंदाज से लेंगे आप इसको कि जिससे आपको लगे कि आपके दिल की पुकार है। पता क्या बात है, हम दुआएं पढ़ते हैं मांगते नहीं है, इन दुआओं को आपने पढ़ना नहीं मांगना है। कैसे कि आपके दिल की पुकार हो, चूंकि हम कुरान पाक को मुसहफ को भी शुरू करने वाले हैं ना, इस वक्त बिल्कुल अपने आप को कह लीजिए कि दुआ बना लीजिए, आप खुद दुआ बन जाइए। इस वक्त अपने बच्चों को, पोतों को, नवासों को, आने वाली नस्लों को, भाइयों के बच्चों को, फिर उनके बच्चों को, फिर उनके बच्चों को और आगे से आगे चलते जाएंगे, जिसको भी सामने रखकर बिल्कुल तड़प के साथ, तलब के साथ और इस सोच के साथ कि हमने अपने बच्चों को अपनी दुआओं के जरिए अल्लाह ताला की रहमतों में लेकर आना है, आप इस दुआ को पढ़ें और मांगें और आप देखेंगे कि जितना आपके मांगने में तड़प होगी, तलब होगी, जितना ज्यादा आप इसको अपने हिसाब से लेकर चलेंगे उतना ज्यादा आपको इसकी कबूलियत मिलेगी। और हम अल्लाह से दुआ करते हैं कि अल्लाह सब बहने भाई साथी जिनके दिलों में इस वक्त ये दुआएं हैं ये कबूल कर ले और इनको बचा। और इस पे अल्हम्दुलिल्लाह हमारे पास, मुझे याद है कि मैंने एक सेशन में पूरे का पूरा दुआओं का वो सेशन दिया था जिसमें तकरीबन 20 से 25 दुआएं हैं। तो इसको आइए जरा सा मांग लेते हैं। अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन जारि सूई व मिन ज़ौजिन तुशय्यिबुनी क़ब्ल अल-मशीबी व मिन वलदिन यकूनु अलैया रब्बा। ये रब्बा लफ्ज पता कौन सा है, ये वो ये जिससे सूद है, रिबा, बढ़ोतरी, चढ़ाना, चढ़ा, जैसे सूद में फंसकर बंदा जेरे बार हो जाता है ना, तो यहाँ बिल्कुल वही सेंस है। यकून अलैया रब्बा व मिन मालिन यकून अलैया अज़ाबा व मिन खलीलिन माकिरिन ऐनुहु तरानी व क़ल्बुहु यरानी इन रआ हसनतन दफनहा व इज़ा रआ सैयतन अज़ाअहा। सिलसिले सहीहा की रिवायत है, ये 3032 भी है और 3137 भी है। ए अल्लाह, मैं तेरी पनाह तलब करता हूँ बुरे पड़ोसी से। यहाँ आप तसव्वुर में लाइए सब साथियों को जो सोहबत है, जिनसे भी आपके बच्चे मिलते हैं, आप खुद मिलते हैं, पड़ोसी अब वो नहीं रह गए सिर्फ जो घरों में साथ थे, ये जहनी साथ हैं और ये आपके बडीज भी हैं और ये आपके फेसबुक और चिट चैट के साथी भी हैं, कि अल्लाह मेरे बच्चे को बुरे पड़ोसी से, बुरे दोस्त से बचा ले और ऐसे जौज से जो मुझे बुढ़ापे से पहले बूढ़ा कर दे और ऐसी औलाद से जो मेरा आका बनकर, यानी जो मेरा आका बन जाए। और मुझ पर आका कब बनती हैं औलादें, जब रूप डालती हैं, हुक्म चलाती हैं, ये है वो है, इधर से ये करे। और आज देखिए टोन सही कीजिए बच्चों का, बच्चों के बोलने को शुरू से सिखाइए, बोल बोल कर बताइए कैसे बोलना, जरा सख्त बात करें तो आप जवाब ना दें, उनके लाशऊर में आ जाए कि माँ बाप का दिल नहीं तोड़ना, जरा सी सख्त टोन होगी ये ग्लास की तरह टूट जाएंगे। तो लिहाजा ऐसी औलाद से जो मेरा आका बन बैठे और ऐसे माल से जो मेरे लिए बायस अजाब बन जाए और ऐसे चालबाज दोस्त से जिसकी आंखें तो मुझे देख रही हो और जिसका दिल मेरी निगरानी करता हो, यानी मेरी बुराइयों ही के पीछे पड़ा रहे, उसको मेरे अंदर खूबी दिखे तो किसी को न बताए बल्कि क्या करे, अगर वो कोई नेकी की बात देखे तो इसको दबा दे और अगर कोई बुराई की बात देखे तो इसको फैला दे। क्या खूबसूरत दुआ है जो आज आपके सामने है। अल्लाह ताला हमें इसको मांगने की तौफीक दे। और हकीकत यह है कि इंसान को अपने लिए फिक्रमंद होना चाहिए। रिवायात से यहां तक पता चलता है कि कुर्बे क्यामत और लौंडी अपने आका को जनेगी। सहाबा को हैरत हुई, अल्लाह के नबी वो फिर लौंडी कैसे रहेगी जिसने आका को जन्म दे दिया। तो कहा कि मुराद यह कि औलादे नाफरमान हो जाएंगी कि अपने माँ बाप को ऐसे ट्रीट करेंगी जैसे कोई अपने गुलाम और लौंडी को ट्रीट करता है। अल्लाह ताला हमारी इस्लाह फरमा दे। आगे है आज की हदीस, सही बुखारी 7138 है, अब्दुल्ला बिन उमर से रिवायत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आगाह हो जाओ, तुम में से हर एक निगेबान है और हर एक से इसकी रियाया के बारे में सवाल किया जाएगा। बस इमाम यानी अमीरुल मोमिनीन जो उस वक्त के होंगे लोगों पर निगेबान है और इससे इनकी रियाया के बारे में सवाल होगा। मर्द अपने घर वालों का निगेबान है और इससे इसकी रियाया के बारे में सवाल होगा और औरत अपने शौहर के घर वालों और इसके बच्चों की निगेबान है और इससे इनके बारे में सवाल होगा। और किसी शख्स का गुलाम अपने सरदार का माल सरदार के माल का निगेबान है, इससे इसके बारे में सवाल होगा। आगाह हो जाओ कि तुम में से हर एक निगेबान है और हर एक से उसकी रियाया के बारे में बासपुरस होगी। तो आपके बच्चे इम्तिहान के पर्चे, आपका हर बच्चा इम्तिहान का पर्चा है। किसी एक पर्चे में फेल हो गए तो आगे जाना मुश्किल हो जाएगा। और अपने मिजाज के एतबार से हम सबसे ज्यादा मोहब्बत अपने बच्चों से करते हैं, तो लिहाजा अल्लाह ताला से दुआएं मांगते हुए आइए आगे चलेंगे और देखेंगे जो काम करना है। जो इस बारे में आपको एक और मजमून मिलने वाला है वो है इस्तिग़फ़ार की कसरत है। आपको सूरत हूद के आयत 4 में इस्तिग़फ़ार का तज़किरा मिलेगा, 52 में इस्तिग़फ़ार का जिक्र है, 92 में भी आपको 90 आयत में इस्तिग़फ़ार है। तो एक और हदीस सुन लीजिए और आज आपने जिस चीज पे अपने आप को जमाना है वो क्या, कसरत से इस्तिग़फ़ार करनी है। अल्लाह से कहिए कि अल्लाह अगर मेरे बच्चों में कोई बिगड़ा है तो ये मेरा ही गुना है। ये ना कहा करें होगा कोई मेरा गुना, बोलिए है मुझे दिखा दे। शौहर भी कहे, बीवी भी कहे, माँ बाप दोनों अपने अपने गुनाह ढूंढें और अल्लाह से कहें कि किस वजह से मेरा बच्चा बिगड़ गया, किस वजह से मेरी बच्ची बिगड़ गई। और सिलसिले सहीहाई की रिवायत है 3154 उज़ुबैर रज़ी अल्लाह अन्हु से, अल्लाह के नबी ने फरमाया, जो आदमी ये बात पसंद करता है कि इसका नामयमाल इसे खुश कर दे तो वह कसरत से इस्तग़फ़ार किया करे। और इस पर हम पिछले सेशन में बात कर चुके हैं अल्हम्दुलिल्लाह। आगे चलते हैं पारा 12 में मौजूद मुख्तलिफ दिल अनवाउल कुलूब आयत नंबर 12 सूरत हूद, वदाइकुम बिही सदरुक। नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल की कैफियत है तो अल कल्बुल दाइक, खुलने वाला दिल, दिल तंग होता है लोगों की बातें सुन के, दीन के ऊपर इल्जाम सुन के, उनकी बेदीनी देखकर। एक सच्चे और मुखलिस इंसान का दिल घुटता है। अगर आपका दिल भी घटता है, दिल में दुख महसूस होता है, तो इस पे खुशी महसूस कीजिए। फिर आगे देखेंगे तो सूरत हूद की आयत 120 में, वकुल्ल नकुस्सु अलैक मिन अंबाए रुसुल मा नुसब्बितु बिही फुआदक। और आप नोट कर रहे हैं कि पीछे सदरुक का लफ्ज था, सदर का लफ्ज भी दिल के लिए आता है, यहाँ कल्ब नहीं है सदर है और यहाँ फुआद है। इनका फर्क आपको बताया जा चुका है शुरू से। और ए पैगम्बर यानी ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये पैगम्बरों के किस्से जो हम आपको सुनाते हैं वो चीजें हैं जिनके जरिए से हम आपके दिल को मजबूत करते हैं। तो अल कल्बु साबित, दूसरों की बातें सुनकर दिल जमने लगता है। अल्लाह हमारे दिलों को जमा दे। फिर आगे देखेंगे तो हिदायत से मुतल्लिक एक ही आयत आपको आज के बारे में दिखेगी और वो सूरत यूसुफ की आयत 52 है, वन अल्लाह ला यहदी कैदल खाइनीन। तो क्या पता चला कि अल्लाह ताला से हमने हिदायत मांगते ही रहना है। आज की हिदायत तो खास तौर पे ये हिदायत हम मांगेंगे पूरे पारे में कि अल्लाह मुझे अपनी औलाद के साथ ताल्लुक में, और अगर शादी नहीं हुई तो आगे आने वाली औलादों के साथ अपने ताल्लुकात में क्या बेहतर तरीका इख्तियार करना है, मैं क्या करूं कि मेरे बच्चे मुझसे भी और तेरे दीन से तुझसे भी प्यार करने लगे, वो सुझा दे। आज हम सूरत हूद का आयत नंबर 6 से लेके एंड तक 123 तक मुतालिया करेंगे इंशाल्लाह ताला, यानी पूरी सूरत हूद है। पूरी सूरत पे जो अमूमी मिजाज है वो तौबा इस्तिग़फ़ार की दावत है। जो जैली किस्म के यानी सब कह लीजिए कि जो अंडर दी डिफरेंट लेवल्स पे चीजें आएंगी उसमें हम देखेंगे कि अल्लाह ताला मालिक हकीकी है, انسان کی بہت ساری کمزوریوں کا تذکرہ اس صورت میں ملے گا. قرآن پاک اللہ کا کلام ہے اور اس کو اللہ کرے کہ ہم اللہ تعالیٰ ہی کی مرضی کے مطابق سمجھ سکے. پھر صرف دنیا چاہنے والوں کو کیا ملتا ہے؟ دین سے دور کرنے والے کون سے اعمال ہیں جو لوگوں کو دین سے دور کرتے ہیں، یا وہ کون لوگ ہیں؟ اخبات کے بارے میں جانیں گے، بجھتی ہوئی چنگاریاں اور اللہ میں مخبت بنا دے. اخبات دین کا خلاصہ ہے. جب ہدایت کی طلب نہ ہو تو کیا رویہ ہوتا ہے؟ اور خواہش پرستی کے جھگڑے دیکھیں گے ہم. اسی طرح اس میں آپ کو انبیاء کرام کے قصے پھر دوبارہ آپ قدرے تفصیل سے ملیں گے. تو سب سے پہلے تو حضرت نوح کا قصہ آئے گا. حضرت اللہ نے حضرت نوح کی کشتی کو بچا لیا، اسی کے ناطے ہم سواری کی دعا بھی سیکھیں گے، یعنی سمندری سفر کے اندر کیا دعائیں مانگی جائے. بری صحبت کفر پہ مائل کر دیتی ہے، حضرت نوح کے بیٹے کی مثال آئے گی. زمین و آسمان اللہ کے حکم پر پابند ہے اور اللہ تعالیٰ جس کی چاہے دعا سن لے، یعنی نہ سنے تو نبی کی بھی نہ سنے، اور سن لے تو چاہے فرعون کی سن لے اور ابلیس کی سن لے. پھر استغفار کے فوائد معلوم ہوں گے. حضرت ہود کا اظہار برات ہے اپنی قوم سے کہ تم نہیں مانتے تو پھر نہ مانو، اور نبیوں کو جھٹلانے والے دنیا میں نیست تو نابود ہو جاتے ہیں. پھر ہم حضرت ابراہیم کو بڑھاپے میں اولاد کی خوشخبریاں سنتی بھی دیکھیں گے، ملتی بھی دیکھیں گے کہ ان کو اولاد کی خوشخبریاں ملتی ہیں. قوم لوط کے گناہ کو دیکھیں گے، ناپتول کی کمی سے بچنے کا مشورہ ہے. پھر ہر لیڈر کی سمت درست نہیں ہوتی، یعنی کچھ کا حال کیا ہوتا ہے کہ ہم تو ڈوبے ہیں تم کو بھی لے ڈوبیں گے والی کیفیت، اور اللہ کی پکڑ بڑی شدید ہوتی ہے. پھر اعمال کا بدلہ پورے کا پورا ملے گا. نمازوں کے اوقات کی طرف صورت کے اینڈ میں آپ کو کچھ ہنٹس مل جائیں گے. اور پھر سب سے بڑی بات کہ جب دل دکھی ہو تو اللہ سے مدد مانگ لیں. ہو سکتا ہے اس موضوع کے ساتھ کسی کے دل میں رقت آ جائے، آنسو آ جائیں، تو دعا مانگ لیجیے اپنے لیے تاکہ پھر ہم سورت کو شروع کریں. آج آیت نمبر 6 ہے. سب اپنے لیے دعا کریں. ہماری انفرادی دعائیں ہمیں بہت جلدی لگتی ہیں، یہ بھی یاد رکھیے گا، کیونکہ وہ اصل ہوتی ہیں، دل کے اندر سے نکلتی ہیں. تو آئے دیکھتے ہیں سورت ہود، آیت ترتیب کے اعتبار سے 11 یعنی 11 نمبر کی سورت ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے سر میں کچھ سفید بال دیکھے ابو بکر صدیق نے. پوچھا اللہ کے نبی، آپ کے بال سفید ہو گئے، چند بال تھے؟ تو آپ نے فرمایا کہ مجھے خود و اخواتہ نے بوڑا کر دیا. وہ کون سی آیتیں ہیں، وہ کیا چیز تھی، یہ ڈھونڈیں گے آج میں اور آپ. اینڈ پہ یاد دلائیے گا تو پھر آپ کو بتاؤں گی کہ کس آیت کے بارے میں کہا جاتا ہے کہ یہ ہے وہ آیت جس کی وجہ سے اللہ کے نبی غم کرتے تھے اور ان کے بال سفید ہو گئے. محاورتاً بال سفید ہونا یعنی آپ کو غم تھا. ایک تو بڑی آبویس سی بات ہے کہ اس صورت میں اتنی قوموں کی تباہی کے قصے ہیں کہ اللہ کے نبی غم رکھتے تھے کہ اب میری قوم بھی تباہ نہ ہو جائے. تو آئیے شروع کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. وما من دابت فی الارض الا علی اللہ رزقها ویعلم مستقرها ومستودعها کل فی کتاب مبین. ٹاپک لکھی آیت 6-8 کا. اللہ تعالیٰ مالک حقیقی ہے. زمین پر چلنے پھرنے والے جتنے بھی جاندار ہیں سب کی روزیاں اللہ پر ہیں. وہی ان کے رہنے سہنے کی جگہ کو جانتا ہے اور ان کے سونپے جانے کی جگہ کو بھی. سب کچھ واضح کتاب میں موجود ہے. کیا پتہ چلا اپنی اور اپنے بچوں کی جاب، ان کے بزنس، ان کی روزی روٹی کی فکر کرنا چھوڑ دیجئے. جو چیونٹی کو اس کے بل میں رسک دیتا ہے وہ آپ کو اور آپ کے بچوں کو بھی دے گا. اور آج کے دور کا یہ ایک ڈیلما ہے جس نے لڑکیوں کے بھی طریقہ تعلیم کو بدل دیا اور طریقہ زندگی بدل گیا. ہم گوڈے گوڈے پھنسے ہوتے ہیں. گوڈے گوڈے کا لفظ جان کے بولا. آج رسک کمانے کی فکر مردوں کے ساتھ ساتھ عورتوں پہ آ گئی اور معاشرے کا جو رنگ ہوتا ہے نا اس سے نکلنا بڑا مشکل ہے. آج بات کر کے دیکھیں کہ لڑکی کو کیا ضرورت ہے جاب کرنے کی، تو پھر دیکھیں ذرا لوگ آپ کے بارے میں رائے کیا رکھتے ہیں. تو رسک کو جاب کے ساتھ، مال کے ساتھ رکھنے کی بجائے اللہ کے ساتھ رکھیے. آپ کو رزق مانوی کی بھی ضرورت ہے اور آپ کو ہدایت کے رزق کی اور روحانی رزق کی بھی اتنی ضرورت ہے جتنے آپ کو کاغذ پہ چھپے ہوئے نوٹوں کی ضرورت ہے. اللہ ہی وہ ہے جس نے 6 دن میں آسمان و زمین کو پیدا کیا اور اس کا عرش پانی پر تھا تاکہ وہ تمہیں آزمائے کہ تم میں سے اچھے عمل کرنے والا کون ہے. اگر آپ ان سے کہیں کہ تم لوگ مرنے کے بعد اٹھا کھڑے کیے جاؤ گے تو کافر لوگ پلٹ کر جواب دیں گے یہ تو نرا صاف صاف جادو ہے. کیا پتہ چلا کہ ہم اس دنیا میں آزمائش کے لیے آئے ہیں، تاکہ تم دیکھو ایوکم احسنو عملا، اللہ تعالیٰ ہمیں زندگی کی اس آزمائش سے سرخرو کر دے، اور اگر ہم ان سے عذاب کو گنی چنی مدت تک کے لیے پیچھے ڈال دیں تو یہ ضرور پکار اٹھیں گے کہ عذاب کو کون سی چیز روکے ہوئے ہے۔ سنو، جس دن وہ ان کے پاس آئے گا پھر ان سے ٹلنے والا نہیں، پھر تو جس کی ہنسی اڑا رہے تھے وہ انہیں گھیر لے گی۔ آج آپ دیکھ لیجئے انسانیت بھی اسی عذابوں کا شکار ہو رہی ہے جس کو ہم اس وقت عذاب نہیں کہہ رہے، لیکن اگر اندر کی آنکھ کھول لیں تو یہ عذاب ہی تو ہے۔ ہر بندے کو پیسہ کمانے کا غم لگ گیا، کیا کریں گے، اور کھاتے تھوڑا ہے کماتے زیادہ، پہنتے تھوڑا ہے۔ اتنی زیادہ گز کی قمیض کو آپ اگر 1000 کروڑ کی خریدنے لگے ہیں تو آپ 10 دفعہ تو سوچیں پہلے کہ آپ کیا خرید رہے ہیں، کتنے پیسوں میں۔ کپڑے تھوڑے ہوتے جا رہے ہیں، کھانا تھوڑا ہوتا جا رہا ہے، رشتے تھوڑے ہو رہے ہیں، ملنے جلنے تھوڑے ہو رہے ہیں، پیسہ بڑھنا ہے پیسہ، کیونکہ وہ اپنے نفس پہ لگ رہا ہے، اپنے آپ کو۔ اور یاد رکھیے، پیسے کی کثرت ہی بگاڑتی ہے، اس میں کوئی ڈاؤٹ نہیں ہے۔ جو ماں باپ سے 100, 200, 400, 500 پاکٹ منی لے کر بچے پلتے ہیں وہ زیادہ اچھا پلتے ہیں، اور جو خود کمائیں وہ کہتے ہیں آپ کون ہوتے ہیں ہم سے پوچھنے والے۔ اور اسی طرح سے وہ چیزیں پھر انسانوں کو ایک حد تک مجبور بھی کر دیتی ہیں۔ ایک چکی میں جب آپ چلنے جو لگ گئے تو پسیں گے آپ بھی اسی خون کے ساتھ۔ پھر آیت 9 سے 11 میں انسان کی کچھ کمزوریوں کا تذکرہ ہے۔ وَلَئِنْ أَذَقْنَا الْإِنسَانَ مِنَّا رَحْمَةً ثم نزعناها منه، اگر ہم انسان کو اپنی کسی نعمت کا ذائقہ چکھا کر پھر اسے اس سے لے لیں تو وہ بہت ہی ناامید اور بڑا ناشکرہ بن جاتا ہے۔ Is it true? Yes, it's true. اور اگر ہم اسے کوئی مزہ چکھائے اس سختی کے بعد جو اسے پہنچ چکی تھی تو وہ کہنے لگتا ہے کہ بس برائیاں مجھ سے جاتی رہیں، یقیناً وہ بڑا اترانے والا اور شیخی خور ہے، سوائے ان کے جو صبر کرتے ہیں ہر نیک کاموں میں لگے رہتے ہیں۔ انہی لوگوں کے لیے بخشش بھی ہے اور بہت بڑا بدلہ ہے۔ یہ کون سا صبر ہے؟ تھوڑے پہ راضی ہونے کا صبر ہے۔ اور کس طریقے سے، آج آپ دیکھیے کہ اتنی مہنگی شاپنگ کر کے بچے جب 6-6 ہزار اور 10-10 ہزار کی ایک ایک جیکٹ خریدیں گے اور 15-15 ہزار کا ایک سیل فون خریدیں گے، مقصد تو کوئی تھا نہیں ان کے پاس، مقصد تو دیا نہیں کہ سیل فون سے کرنا کیا ہے، تو پھر وہی ہوگا جس کا ذکر ان آیتوں میں پڑا۔ اللہ تعالیٰ ہمیں اور ہماری نسلوں کو مال کا، پیسے کا، روپے کا صحیح استعمال سکھا رہا ہے ادھر۔ پھر آئے 12 سے 14، قرآن اللہ کا کلام ہے۔ فَلَعَلَّكَ تَارِكُمْ بَعْضَ مَا يُوحَى إِلَيْكَ، بس شاید کہ آپ اس وحی کے کسی حصے کو چھوڑ دینے والے ہیں جو آپ کی طرف نازل کی جاتی ہے، اور اس سے آپ کا دل تنگ ہے صرف ان کی اس بات پر کہ اس پر کوئی خزانہ کیوں نہیں اترا، یا اس کے ساتھ کوئی فرشتہ ہی آتا۔ سن لیجیے، آپ تو صرف ڈرانے والے ہی ہیں، ہر چیز کا ذمہ دار تو اللہ تعالیٰ ہے۔ یہاں آپ دیکھیے کہ آیت 12 میں آپ قلب ایجابی، یا آپ اس کو دوسرے لفظوں میں کون سا دل کہہ سکتے ہیں جو جھجک محسوس کرتا ہے، قلب دائق۔ آپ اگر اس آیت کے اوپر غور کریں نا تو یہاں نبی صلی اللہ علیہ وسلم کی ایک تڑپ کا ذکر ہے۔ یہاں میں بھی اپنے آپ کو کہوں گی کہ میرے بھی دل میں اس چیز کا بہت درد ہے جس کا ذکر کیا جا رہا ہے، اور وہ کیا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم لوگوں کی حالت کو دیکھ کے کڑتے تھے، ان کو کیا ہو گیا، یہ کیوں بدلتے جا رہے ہیں، ان کا طریقہ تعلیم کیوں بدل رہا ہے، ان کا کھانا پینا پہننا اوڑھنا کیوں بدل رہا ہے۔ تو یاد رکھیے، کچھ قلب الایجابی ہوتے ہیں، ایجاب کیا ہے، ایجاب و قبول، یعنی سینسٹیو ہارٹس ہوتے ہیں، وہ ہر چیز کا اثر قبول کر لیتے ہیں۔ کچھ ہوتے ہیں ان کو پتہ ہی نہیں جو ہو رہا ہے سب کریں، اور اس پہ معذرت کے ساتھ، دکھ کے ساتھ، یعنی میں، میری بات بری لگ سکتی ہے، لیکن ماؤں نے بھی آج بہت حد تک بچیوں اور بچوں کے ان سارے طریقوں کو قبول کر لیا جس میں معاشرہ چل رہا ہے۔ وہ آج کدھر کہیں بی بی ہنہ جیسی مائیں کہ جو انی نظر تو لکا معافی بطنی محررہ کی بات کرتی تھی، آج ہم نے اپنے بچوں کو دنیا کے حوالے کر دیا، جو سب کرے ہم کریں گے، ہماری سوچ کیوں نہیں کام کرتی؟ اور وہ ماں جس نے خود کبھی گھر سے باہر قدم نہ نکالا، آج وہ بھی اپنے بچی اور بچے کے باہر نکلنے پہ کوئی برا نہیں محسوس کرتی، کیونکہ جو ناخوب تھا وہی خوب ہوا، جو کام سب کرتے ہیں وہ ہمیں اچھا لگتا ہے، اور ہمارے بچوں کا مائنڈ سیٹ بن چکا ہے یہ۔ تو لہٰذا آپ دیکھیں گے کہ ہدایت اور مادہ پرستی کس طرح سائملٹینیس چلتی ہے۔ ہدایت کی بات پہنچانے میں کسی قسم کی ہچکچاہٹ محسوس نہیں کرنی چاہیے، اور معاشرے کے کسی طبقے کی ظاہری حیثیت سے مرعوب نہیں ہونا چاہیے. اللہ کے نبی کے سامنے بھی ان لیڈز بیٹھے ہوتے تھے, اس دور کے بڑے بڑے نواب تھے اور سردار تھے, تو اللہ کے نبی ذائقن, ذائقن کا لفظ اگر آپ عربی اور اردو کے دونوں ایکسنٹ دیکھ لیں, ذائقن بھی صدرک, آپ کے دل میں بوجھ تھا. آج بھی سچے دائی دین کی یہ غذا ہے, یہ درد ہے جو آپ کو بلاتا ہے. کسی کو کیا لگے, دیکھیں سادہ ترجمہ پڑھانا ہو تو 15 منٹ کی بات ہے, آپ ایک روپ پڑھیے 15, ایک گھنٹے میں پورا قرآن ہمارے پاس ویسے بھی موجود ہے, آپ وہ پڑھ لیں. لیکن یہ درد ہوتا ہے, جیسے ڈاکٹر کے دل میں اپنے مریض کے لیے درد ہوتا ہے, ماں کے دل میں اپنے بچے کے لیے درد ہوتا ہے, یہی درد دین کی دعوت دینے والے کے دل میں ہونا چاہیے. کوئی نہ سنے, کوئی بات نہیں, برا لگے تو چھوڑ دیجئے, لیکن شاید کہ تیرے دل میں اتر جائے میری بات. کیونکہ اللہ کے نبی نے فرمایا کہ بنی اسرائیل کے اندر جو خرابی آئی تھی, ان کے علماء نے ان کو ان کی برائیوں کو دیکھ کر اس پہ ٹوکنا چھوڑ دیا تھا. پھر روایتی باتیں, یہ پڑھ لو اتنا ثواب, اس کا اتنا اجر ہے, سورۃ الرحمن کی تلاوت سنا دو تمہارے مریض ٹھیک ہو جائیں گے, یہ دین تو بہت لے لیا. اس وقت ضرورت اس بات کی کہ معاشرے کے نارمز کو سمجھیں. آج اگر آپ کے بچے, میرے بچے باہر کی دنیا کے اندر دو چکیوں میں سوار پس رہے ہیں, تو یہ آپ ہی ہیں جنہوں نے اپنے بچوں کو ان چیزوں سے بے نیاز کرنا ہے. آج بھی الحمدللہ ہمارے پاس لوگ آتے ہیں رشتے کرنے کرانے کے لیے, شاید ہر بندے کو یہی ملتا ہے کہ ادھر اچھے لڑکے لڑکیاں ہوں گے, وہ سوچتے ہیں کہ قرآن پڑھتے پڑھاتے ہیں تو ادھر اچھے بچے ہوں گے, اور سچ ہے کہ ہوں گے بھی. لیکن اکثر دیکھیے کہ مائیں جو ہے نا اپنی بچیوں کے بارے میں کہتی, میری بچی کہتی ہے میں نے جاب نہیں کرنی, مجھے اس لڑکے سے شادی کرنی ہے جو مجھے کل جاب پہ مائل نہ کرے. میں کہتی اس بچی نے کہیں نہ کہیں کوئی نہ کوئی قرآن کا لفظ سنا ہوگا, اس کو اپنی عورت پنے پہ ناز ہے. اور اسی طرح سے اور باتیں, دیکھیں میں اس وقت بالکل اس بات پہ نہیں ہوں کہ عورت کو جاب کرنی ہے نہیں, نہ حلال نہ حرام. میری نظر میں یہ ایک تحفہ ہے اللہ نے عورت کو دے دیا. جو عورتیں یہ چھوڑ کے کر رہی ہیں شوق سے, گویا کہ انہوں نے اللہ کے گفٹ کو چھوڑ دیا, باقی رہ گئے حالات کے مجبور ہیں جو اللہ ان کے لیے بہترین اسباب لائے اور ان کو ایسے کمانے والے مرد مل جائیں کہ وہ گھر بیٹھے. ایک عورت جب گھر سے باہر نکلتی ہے 70 فتنے ساتھ چلتے ہیں. یاد رکھیے آج کی ہماری ینگ نسل کے یہ سب سے بڑے فتنے ہیں, کیونکہ ہم ان کو دوسروں کے جوتوں میں پاؤں ڈالنے پہ مجبور کرتے ہیں, پھر جب وہ اس میں ڈلتے ہیں تو وہ ہمارے گھروں میں فٹ نہیں ہوتے, اور ہمارے گھروں میں جب آتے ہیں تو باہر کی دنیا عجیب ہے. یعنی آج کی نسل اضطراب میں ہے. میں نے آج کوئی رپورٹ آپ کے لیے نہیں لکھی, اگر آپ اجازت دیں گے تو آگے جہاں یہ ٹاپک آئے گا لے کے آؤں گی. کتنے مسلم بچے ڈپریشن میں, کتنے خودکشیاں کر رہے ہیں, کتنا یہ پریشر ہے. یعنی یہ مجھے ابھی چند دن پہلے پھر کچھ نئی لیٹسٹ چیزیں ملیں, اور میں اکثر اپنی چیزوں میں کوٹ کر دیتی ہوں کہ کوئی یہ نہ سوچے کہ یہ کوئی میرا ہی گرج ہے, کیونکہ میرا تو خون کھولنے لگ جاتا ہے اس وقت کہ کیوں آپ کے بچے آپ کے اپنے ہاتھ میں نہیں رہے. تو اللہ باپوں کو سلامت رکھے, بھائیوں کو سلامت رکھے, پھر شوہر کو اور پھر بچوں کو سلامت رکھے. ایک عورت اگر اپنی ضروریات کم رکھ لے تو اس کے لیے مرد کی کمائی میں بڑی برکت ہے. اور یہ کوئی نہ سمجھ آنے والی بات نہیں ہے, ہماری ماؤں تک تو یہ چیز چل رہی ہے, نانی دادی کی تو ہم بات ہی نہ کریں. آج بھی میری بات سننے والوں میں 90% کی ماؤں نے کبھی زندگی میں ایک روپیہ نہیں کمایا. اور یاد رکھیے جب ایک عورت پیسہ کمانے لگ جاتی ہے, عورت بنے سے بڑھ کے وہ مرد بنے پہ آئے گی, وہ قوام بنتی ہے, وہ مرد کے ساتھ رہے گی نہیں آگے. آج ہمارے معاشروں کے 10 بڑے مسئلے ہوں گے, گھر ٹوٹنے, طلاقوں کا ہونا, اور میاں بیوی کا رسا ادھر منہ سجا کے بیٹھا ہے, وہ ادھر منہ سجا کے بیٹھی ہے. وجہ صاف ظاہر ہے, تربیت صحیح نہیں ہے. لڑکی کو آپ نے لڑکا بنا کے پالا, اور جس کے اپنے اکاؤنٹ میں ہر مہینے 20-25 ہزار کروڑ آئے گا اور جو بھی جس کرنسی میں آئے گا, وہ کیوں کسی کی دبے, وہ کیوں سنے, پھر وہ آگے بولے گی اور پھر نشوز ہوگا جب سورۃ نساء میں پڑھ چکے ہیں. تو بہرحال باتیں بری لگیں تو معاف کر دیجئے, اچھی لگے تو ضرور سوچئے. اور آج کی بچیوں کو جو میری بات سن رہی ہیں, اگر جب بات میں سنیں, اس پہ ٹھنڈے دل اور دماغ سے سوچئے. کسی ملک کی رانی ہو جس کو سجا سجایا خوان ملتا ہو, اس کے آگے ہر چیز حاضر ہو, اور اس کی برعکس وہ ایک عورت جو گھروں میں کام کرتی ہے, ماسی ہے, کوئی کنیز ہے, کوئی لونڈی ہے, کوئی تقابل ہے. اسلام عورت کو گھر کی رانی بناتا, آج کے معاشرے نے عورت کو ایک داسی بنا دیا. عورت گھر بیٹھتی ہے, مرد کی شہوت دبی رہتی ہے, مردوں کی نظریں پاک ہوتی ہیں. اور آپ یقین کیجئے آپ کو 35-40-50 ہزار کرون بھی ایک مہینے میں مل رہا ہے, اور آپ بڑے خوش ہیں کہ ہم اپنے شوہر کی مدد کر رہے ہیں اور ہم ہاتھ بٹا رہے ہیں. آپ اپنی اینگل سے دیکھ رہے ہیں, لیکن اللہ کا دیکھنے کا اینگل کوئی اور ہے. بچوں کی تربیت پر اثر ڈال کر اور اپنے اوپر جان جوکھوں پہ ڈال کر اور پھر دو چکیوں میں پستے ہیں. اور سب سے زیادہ اس میں آپ کہتے ہیں کون پریشان ہے جو دین پہ بھی لگا ہوا ہے, اس کو وہ بھی گلٹ ہے کہ میں نے دین بھی کچھ رکھنا ہے، پھر دین والے برے لگتے ہیں، پھر ان کی کال بری لگے گی، پھر ان کی میٹنگز میں اٹینڈ نہیں کریں گے، پھر ان کی تنقید بری لگے گی. آپ کیوں اپنے اوپر 50 کلو کا بوجھ لاد کر پھر رہے ہیں؟ آپ اس کو ہٹائیے. 5 کلو کا بوجھ اٹھا کر آپ 5 میل چلیں گے، 50 کلو، اور آخر میں پھر کیا ہوتا ہے؟ جہاں جھٹکا آئے گا گرے گا دین. لکھ کے رکھ لے آپ اپنے اوپر. پھر مزاج بگڑے گا، شوہر برا لگے گا، اس کی ضرورت کون پوری کرے؟ پھر اس کے لیے کون مزے مزے کے کھانے بنائے؟ تو یہ ایک پوری داستان غم ہے جو آج ہماری بچیاں، کیونکہ آج کا پارہ ہی بچیوں کا غم ہے، میں بچیوں کی طرف سے بول رہی ہوں، اور جن بچیوں کے ماحول معاشرے نے بنا دیے، آپ قرآن ان کو ساتھ بچپن سے دیں، آپ وہ سیکھیں گی، وہ پڑھیں گی، لیکن کم از کم وہ اس آج کے دور کے اس بڑے فتنے تعلیم کے بت سے تو نکلیں. آج تعلیم ایک بت بن گیا. اور کسی کی بات بالکل سچ لگی کہ اگر آج کے دور میں کوئی نبی آتا تو اس کے سامنے جو بت تھے جس کو اس نے توڑنا تھا، اس میں ایک ایجوکیشن کا بت بھی تھا. آج بھی ایجوکیشن ہے لیکن انسانیت تو درندگی پہ آ گئی. ڈاکٹر ہوموسیکشل ہو گیا. ابھی چند دن پہلے مجھے کسی نے سنایا، میں نے کہا اس کو کیا بنا؟ اس کے لیے مرد عورت میں کیا فرق رہ گیا؟ وہ تو ہر وقت انسان کے جسم سے کھیلتا ہے. اب بتائیے، بچوں کا باپ فلاں کا فلاں، یعنی یہ تو ایک گندگی ہے جو میں یہاں منہ پہ لانا نہیں چاہتی، سینے میں اتنا بھرا ہوا ہے. تو جس انسانیت کو آپ اللہ اور اس کے رسول کی ہدایت، اس کے گائیڈنس کے طریقے سے ہٹا دیں گے نا، وہاں خیر نہیں ہوگی. قیامت کے قریب زمین پہ سونے کے ڈھیر ہوں گے، ڈالرز اور پاؤنڈ کے ڈھیر لگے ہوں گے، دجیاں لگ، وہ کیا کہتے ہیں، بڑی بڑی گٹھیاں پڑی ہوں گی، کوئی کھول نہیں کر دیکھے گا، کیونکہ دولت عام ہو جائے گی. اور آج انسانیت کم ہو رہی ہے، دولت کم ہے. 4 پیسوں میں 10 مہمانوں کو ایسے لے کے چلتے تھے کہ شوق چاہ چڑھ گیا کہ گھر میں خالہ کے بچے آ گئے، پھپھی کے بچے آ گئے. آج آپ دیکھیے فکر لگ جاتا ہے. تو ہم اپنی انسانیت سے دور، ہیونیت، اور آپ کہہ لیجئے کہ ہم میٹیریلسٹک اپروچ پہ ہوتے جا رہے ہیں. اب وہ خوشیاں رہی نہیں ہیں جو آپ نے اور ہم نے بھی دیکھی ہوئی الحمدللہ. اب تو سوکھے روکھے پھیکے رشتے ہیں. گھر مہمان آ جائے، عورت کو جاب پہ جانا ہے، وہ جائے گی، کوئی اعتراض نہیں کرے گا، میاں صاحب کو کوئی گلہ نہیں، وہ کہیں گے آپ جائیے، آئی ول ٹیک کیئر. اور اگر عورت جائے قرآن پڑھنے، عورت جائے قرآن پڑھانے، عورت اپنے ہی بچوں کی تعلیم کے لیے کہیں نکلے، تو 10 لفظ ہوں گے کہ یہ کون سا دین ہے جو عورتوں کو گھروں میں بیٹھ کر قرآن سیکھنے سے باہر نکال رہا ہے. تو یہ ایک بڑا، بہت بڑا ناسور ہے. چونکہ ہمارا فیلڈ ہی یہ ہے سارے وقت کا، اس لیے اس میں آپ کو درد محسوس ہو رہا ہوگا. جو نئے نئے لوگ ہیں وہ اس سے معذرت ہے، وہ بالکل بے فکر ہو جائے. لیکن کم از کم اپنی ہدایت کے بعد دوسروں کی ہدایت کی فکر ہونا اس بات کی دلیل ہے کہ آپ خود ہدایت میں. اور جیم لکھ لیجیے، آپ دوسروں کی ہدایت کی فکر نہ ہونا اس بات کی علامت ہے کہ آپ کی اپنی ہدایت بھی ابھی پوری نہیں ہے. ادھوری ہدایت کے ساتھ جینے والے ہی خوش رہتے ہیں مجھے تو لگتا ہے، ورنہ پوری ہدایت آ جائے تو ہر وقت اپنا غم، پھر اپنے گھر والوں کا غم، پھر گلی والوں کا غم، پھر خاندان کا، پھر دوست، پھر پوری دنیا کا. وہ کہتے ہیں سارے جہاں کا درد ہمارے ہی جگر میں، کچھ ایسی ہی کیفیات بنتی ہیں. تو اس قرآن کو عام کرنا ہے جس کی بات آ رہی ہے آیت نمبر 13 میں. دیکھیے گا کیا یہ کہتے ہیں کہ اس قرآن کو اسی نے گھڑا ہے؟ جواب دیجیے کہ پھر تم بھی اسی کے مثل 10 سورتیں لے آؤ گھڑی گھڑائی ہوئی، اور اللہ کے سوا جسے چاہو اپنے ساتھ بلا بھی لو، اور اگر تم سچے ہو، پھر اگر وہ تمہاری اس بات کو قبول نہ کریں تو تم یقین سے جان لو کہ یہ قرآن اللہ کے علم کے ساتھ اتارا گیا ہے، اور یہ کہ اللہ کے سوا کوئی معبود نہیں، پس کیا تم مسلمان ہوتے ہو؟ اللہ اکبر. اب آپ کا میرا اپنے آپ سے سوال ہے، کیا ہم بھی مسلمان ہوتے ہیں؟ سبمٹ کرتے ہیں؟ فہل انتم مسلمون؟ کیا پتہ چلا سرنڈر کر دو. زندگی میں خوشی، سکون، اطمینان صرف اس بندے کو ملے گا جو اپنے آپ کو اللہ اور اس کے رسول کے بتائے ہوئے طریقوں پر لے کر چلے گا، اور اللہ کرے کہ ہم اسی پہ مسلم ہو جائیں. آیت نمبر 15 سے 17، صرف دنیا چاہنے والے، دیکھ لیجئے کیا انجام ہوگا. آخر دولت کثرت سے آتی ہے تو، من کان یرید الحیات الدنیا وزینتہا نوفی الیہم اعمالہم فیہا، جو شخص دنیا کی زندگی اور اس کی زینت پر فریفتہ ہوا، یعنی ریچھنے لگا، فریفتہ ہوا جاتا ہو، ہم ایسوں کو ان کے کل اعمال کا بدلہ یہیں بھرپور پہنچا دیتے ہیں، اور یہاں انہیں کوئی بھی کمی نہیں کی جاتی. ہاں یہی وہ لوگ ہیں جن کے لیے آخرت میں سوائے آگ کے اور کچھ نہیں، اور جو کچھ انہوں نے یہاں کیا ہوگا وہاں سب اکارت ہے، اور جو کچھ اعمال تھے سب برباد ہونے والے ہیں. چند سیکنڈ غور کریں، سب یہاں رہ جائے گا، اور اعمال کی پٹارا، اعمال کا پٹارا لے کر ہم اللہ کے سامنے پیش ہوں گے. کیا وہ شخص جو اپنے رب کی پاس کی دلیل پر ہو اور اس کے ساتھ اللہ کی طرف کا گواہ ہو, اس سے پہلے موسیٰ علیہ السلام کی کتاب گواہ ہو جو پیشوا رحمت ہے اوروں کے برابر, ہو سکتا ہے؟ جواب دیجیے, نہیں ہو سکتا. یہی لوگ ہیں جو اس پر ایمان رکھتے ہیں, اور تمام فرقوں میں سے جو بھی اس کا منکر ہو, اس کے آخری وعدے کی جگہ جہنم ہے. پس تو اس میں کسی قسم کے شبے میں نہ رہنا, یقیناً یہ تیرے رب کی جانب سے سراسر برحق ہے. لیکن اکثر لوگ ایمان لانے والے نہیں ہوتے. تسلی دی جا رہی اللہ کے نبی کو کہ آپ اللہ کی دی ہوئی رہنمائی پہ اپنے دل کو مطمئن رکھیے. آگے دیکھیے آیت 18 سے 22, لوگوں کو دین سے دور رکھنے والے. یہ بھی لکھیے, یہ آج کے پورے سسٹم ہے. ایک شخص نہیں ہے, پورا معاشرہ ہے جو سچے دین سے دور رکھنے کے لیے اپنا کردار ادا کرتا ہے. وَمَنْ أَسْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا, اس سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ پر جھوٹ باندھے. یہ لوگ اپنے پروردگار کے سامنے پیش کیے جائیں گے اور سارے گواہ کہیں گے کہ یہ وہ لوگ ہیں کہ جنہوں نے اپنے پروردگار پر جھوٹ باندھا. خبردار ہو کہ اللہ کی لعنت ہے ظالموں پر جو اللہ کی راہ سے روکتے ہیں. اس کو ہائی لائٹ کیجیے. دیکھیے, ظالم کس کو کہا جا رہا ہے. ہمارے یہاں ذہن میں ظلم کے ساتھ کچھ لوگ آ جاتے ہیں, کچھ کردار آتے ہیں. یہاں ظلم اس کو کہا گیا جو لوگوں کو سچے دین سے روک لے, دین پہ عمل کرنے سے روک دینا, یہ ظلم ہے. آج بھی آپ دیکھ لیجئے, بجائے اس کے کہ یہ کہا جائے کہ چلو تمہارے اس کام سے ہو سکتا ہے اللہ تعالیٰ کی طرف سے کوئی پکڑ سے ہم بچ جائیں, مزید اس کو روک دینا کہ اب تم گھر بیٹھو. ایک عورت تھی, اس نے کچھ ایسی ہی بات کہی کہ میاں کہتے ہیں کہ تم کیا دین کیا پڑھنے پڑھانے جا رہی ہو, گھر بیٹھ کر بچے پالو. تو انہوں نے کہا کہ یہی تو سیکھنے جاتی ہوں, مجھے تو قرآن پڑھ کے پتا چلا کہ بچے پالنے کیسے تھے. مجھے تو آج اپنی غلطیاں دکھ رہی ہیں جو میں نے کی ہیں اللہ تعالیٰ کے رستے میں اس سارے معاملے میں. تو لہٰذا کیا فرما دیا کہ اللہ کے راستے سے روکنے والے کجی تلاش کرتے ہیں, وہ دین والوں کو بدنام کرتے ہیں, پڑھنے پڑھانے والوں کو بدنام کرتے ہیں, ان کے گمان میں یہ لوگ فالتو کام کرتے ہیں. یاد رکھیے, جب طوفان آتا ہے, جب سمندر میں طوفان آتا ہے یا ہواؤں کا طوفان آتا ہے, اس وقت پھر سب خس و خاشاک کی طرح بہ جاتے ہیں. وقت سے پہلے چھپر ڈال لینے والے, طوفانوں کے آگے بند باندھنے والے وہی لوگ ہوتے ہیں جو اللہ کے رستوں میں اللہ کی مرضیوں کے ساتھ جینے والے ہوتے ہیں. کیا پتہ کسی کی نیکی کی وجہ سے اللہ تعالیٰ پورے معاشرے کو, پورے خاندان کو, پورے گھر کو بگڑنے سے بچا لے اور اس کے اوپر اللہ کی پکڑ آنے سے اس کو بچا لیا جائے. فرمایا, یہی لوگ آخرت کے منکر ہیں. نہ یہ لوگ دنیا میں اللہ کو ہرا سکتے ہیں اور نہ ان کا کوئی حمایتی اللہ کے سوا ہوا. ان کے لیے عذاب دگنا کیا جائے گا. نہ یہ سننے کی طاقت رکھتے تھے اور نہ دیکھتے ہی تھے. یہی ہیں جنہوں نے اپنا نقصان آپ کر لیا اور وہ سب کچھ ان سے کھو گیا جو انہوں نے گھڑ لیا تھا. بے شک یہ لوگ آخرت میں نقصان پانے والے یعنی زیاں کار ہوں گے. اس کو کہتے ہیں اپنے پاؤں خود کلہاڑی ماری. اور دیکھ لیجئے, کل قیامت کے دن کوئی کسی کو نہیں کہہ سکے گا, خود اپنے اوپر ساری باتیں آ رہی ہیں. اب ساری باتوں کو سننے کے بعد آگے آیت 23 سے 24 میں اخبات کی بات ہے. یعنی اگر غصہ آ رہا ہے, دماغ کھول رہا ہے, اچھی نہیں لگ رہی باتیں, تو ذرا سا اپنے آپ کو ٹھنڈا کرو اور سنو. تو یہاں کیا ہے, اخبار دین کا خلاصہ ہے. ان الذین آمنوا وعملوا الصالحات واخبتوا الى ربهم, یقیناً جو لوگ ایمان لائے اور انہوں نے نیک کام بھی کیے اور اپنے پالنے والے کی طرف جھکتے رہے, یہی وہ لوگ ہیں جو جنت میں جانے والے ہیں جہاں وہ ہمیشہ رہنے والے ہیں. ان دونوں فریقوں کی مثال اندھے بہرے اور دیکھنے سننے والے جیسی ہے. کیا یہ دونوں مثال میں برابر ہیں؟ کیا پھر بھی تم نصیحت حاصل نہیں کرتے؟ کیا پتہ چلا کہ دو رنگ ہیں دنیا میں دیکھنے کے, ایک قرآن و سنت یعنی وحی کی روشنی میں اور ایک وحی کے بغیر. اسی فرق کو بتانے کے لیے اب آگے انبیاء کرام کا تعلق ہے. نہ میں ان کا تذکرہ ہے کیونکہ انبیاء کرام کے آنے کے بعد بھی معاشروں میں پولرائزیشن شروع ہو جاتی ہے, لوگ مختلف کناروں پہ چلنے لگتے ہیں. اور وہی پیچھے بھی جب ہم نے پچھلے پارے کے انٹرو میں بھی پڑھا تھا کہ پھر دو ہی گروہ رہ جاتے ہیں, جنہوں نے کفر کیا یا جنہوں نے ایمان قبول کیا. قصوں میں یہاں حضرت نوح کا قصہ ترتیب سے آ رہا ہے, جیسا کہ ہم نے شروع میں بات کی کہ حضرت نوح کی سوانح عمری یعنی آپ کا حقیقت میں کیا سارا رول تھا وہ آپ کو ترتیب سے دکھے گا. तो लिखिए टॉपिक 25 से 31, जब हिदायत की तलब ना हो। अगर आपको मुझे अपने अंदर ये तलब अभी नहीं लग रही तो दुआ कर लेते हैं, और अगर जाग गई है तो अल्लाह का शुक्र कर लेते हैं। वलकद अरसलना नूहन इला कौमी इन्नी लकुम नज़ीरुम मुबीन, यकीनन हमने नूह अलैहिस्सलाम को उसकी कौम की तरफ रसूल बनाकर भेजा कि मैं तुम्हें साफ साफ होशियार करने वाला हूँ कि तुम सिर्फ अल्लाह की इबादत करो, मुझे तो तुम पर दर्दनाक दिन के अजाब का खौफ है। इसकी कौम के काफिर सरदारों ने जवाब दिया, हम तो तुझे अपने जैसा इंसान ही देखते हैं और तेरे ताबेदारों को भी हम सरसरी नजर में देखते हैं कि सिवाय नीच और मोटी अकल वालों के और कोई नहीं। हम तो तुम्हारी किसी किस्म की बर्तरी अपने ऊपर नहीं देख रहे, बल्कि हम तो तुम्हें झूठा ही समझते हैं। देखिए, कोई और डिक्शनरी में लफ्ज होता ना वो भी बोलते। ये है दौलत के नशे में आने के बाद सोच की तब्दीली। फिर बाकी लोग बेवकूफ, न समझ और ऐसे लगने लगते हैं कि जिनको आप आज भी कह दे कि दीज मुल्लास, दीज आर मीडियोकर्स, ये थर्ड क्लास लोग हैं। फिर दीन वाले बहुत बुरे लगते हैं। इज्जत कर लेता है बंदा, उनकी रिस्पेक्ट कर लेता है, लेकिन खुद अपने आप को वैसा बनाना इसकी जरूरत नहीं करता। दुआ करानी हो आ जाएंगे, निकाह पढ़वाना हो आ जाएंगे, जनाजा पढ़वाना हो आ जाएंगे, और कोई ख्वाब आ जाए तो उसकी ताबीर पूछ लेंगे, लेकिन अपनी नजर में ऐसे लोगों को माशरे के कोई कामयाब लोग नहीं समझते। और झूठ का इल्जाम, नूह अलैहिस्सलाम ने कहा, मेरी कौम वालों मुझे बताओ, अगर मैं अपने रब की तरफ से किसी दलील पर हूँ, दलील पर हुआ और मुझे इसने अपने पास की को रहमत अता की हो। कॉन्फिडेंस देखिए, आपको भी यही होना चाहिए। सारी दुनिया भी आपको बेकार लोग कहे ना कि ये क्या तुम बेकार कामों में पड़ गए, तो आपके अंदर इतना एतमाद होना चाहिए कि आप इस चीज का मुकाबला करें और बोलें कि मैं अपने रब से जिस चीज पे हूँ मैं इस पे बहुत खुश हूँ। तो कहा कि मुझे अपने रब ने अपने पास से कोई रहमत अनायत की हो या अता की हो, फिर वो तुम्हारी निगाहों में न आई हो, तो क्या जबरदस्ती मैं इसे तुम्हारे गले मंड दूं, हालांकि तुम इससे बेजार हो। मेरी कौम वालों, मैं तुमसे इस पर कोई माल नहीं मांगता, मेरा सवाब तो सिर्फ अल्लाह ताला के हाँ है, ना मैं ईमानदारों को अपने पास से निकाल सकता हूँ। यानी जो वो बेचारे अल्लाह के नबी के पास बैठते थे, कुछ सीखते सिखाते थे, हजरत नूह की सोहबत में रहते थे, इनको वो कमजोर और थर्ड क्लास समझते थे। तो हजरत नूह ने कहा कि अब तुम्हारी बातों पे मैं तो इनको अपने से दूर नहीं कर सकता, क्योंकि ये कौन से लोग हैं, इन्हें अपने रब से मिलना है, लेकिन मैं देखता हूँ कि तुम लोग जहालत बरत रहे हो। मेरी कौम के लोगों, अगर मैं इन मोमिनों को अपने पास से निकाल दूं तो अल्लाह के मुकाबले में मेरी मदद कौन कर सकता है? क्या तुम कुछ भी नसीहत नहीं पकड़ते? मैं तुमसे नहीं कहता कि मेरे पास अल्लाह के खजाने हैं, मैं गैब का इल्म भी नहीं रखता, ना मैं ये कहता हूँ कि मैं कोई फरिश्ता हूँ, ना मेरा ये कॉल है कि जिन पर तुम्हारी निगाहें जिल्लत से पड़ रही हैं, इन्हें अल्लाह ताला कोई नेमत देगा ही नहीं। इनके दिल में जो है इसे अल्लाह खूब जानता है। अगर मैं कोई ऐसी बात कहूँ तो यकीनन मेरा शुमार जालिमों में हो जाएगा। आपने हजरत नूह का कॉन्फिडेंस देखा है, ये चाहिए आपको। आज के दीनदार लोग, दीनदार से मुराद वही जो दावत इल्लाह में है, तालीम और तदरीस में है, और आप जैसे लोग जो कुरान दूसरों को देने और उस रास्ते में खपने वाले हैं, उनके अंदर भी ये कॉन्फिडेंस होना चाहिए कि हम कोई फालतू काम नहीं कर रहे, बेकार काम नहीं कर रहे, बल्कि ये वो चीज है कि जो दूसरों को भी करना है, कुछ लोगों के करने की वजह से बाकी लोग भी बच जाते हैं। और अल्लाह ताला हमें दलील के साथ, नरमी के साथ हक बात पेश करने की तौफीक अता फरमाए। कौम का झगड़ा सुनिए, आयत 32 से 36 है, ख्वाहिश परस्ती का झगड़ा। आज भी यही है, ये जितनी बातें अभी हुई है ना शुरू में, अगर आपको बुरी लगी है तो माजरत के साथ आप ख्वाहिश परस्ती की तरफ चल पड़े, और अगर आप कोई अपने दिल की पुकार लगी तो मुबारक हो कि आप हक परस्त हैं, क्योंकि जिसके मुफाद पे कोई जद पड़ती है उसको ही बात बुरी लगती है। कौम ने क्या कहा, आयत 32 देखिए, कालू या नूह कद जादलतना फक्सर तजिदालना। पिछले रुकू को नजर में रखते हुए सोचिए, नूह का तरीका अंदाज, तरीका बात करने का क्या कोई झगड़े का था? वो तो इतनी आजिज़ी से और मोहब्बत से बात करे, लेकिन लोगों को हक बात अपने अंदाज से झगड़ा ही लगता है। तो क्या कहा, कौम के लोगों ने कहा, ए नूह तुमने हमसे बहस कर ली और खूब बहस कर ली, अब तो जिस चीज से हमें धमका रहा है वही हमारे पास ले आ, यानी अज़ाब। अगर तू सच्चों में है, जवाब दिया कि इसे भी अल्लाह ताला ही लाएगा अगर वो चाहे। यहां से देखिए कि ये नबी इकरार करते हैं कि अजाब भी अल्लाह ही की मर्जी से आता है, यानी नबी के अख्तियार में ये चीज नहीं है। और हाँ, तुम इसे हराने वाले नहीं हो, तुम्हें मेरी खैर ख्वाही कुछ भी नफा नहीं दे सकती। दर्द को महसूस कीजिए, गो मैं कितनी ही तुम्हारी खैर ख्वाही क्यों ना चाहूं। बच्चा खुद मुंह न खोले खाना खाने के लिए तो माँ उसके मुंह में नहीं उंडेलेगी, उंडेल देगी ना बच्चा थूक देगा। जब तक हिदायत की तलब नहीं जागती, आप किसी साहिब दर्द की बात सुनकर भी उससे फायदा नहीं ले सकते। इसलिए दुआ कीजिए अपने लिए कि अल्लाह भूख लग जाए, हिदायत की भूख, तेरी फरमा बरदारी की भूख लग जाए। और फिर क्या है, बशर्ते कि अल्लाह का इरादा तुम्हें गुमराह करने का हो, वही तुम सब का परवरदिगार है और तुम उसी की तरफ लौटाए जाओगे। क्या ये कहते हैं कि इसे खुद इसी ने घड़ लिया है? तो जवाब दे कि अगर मैंने इसे घड़ लिया हो तो मेरा गुनाह मुझ पर है और मैं इन गुनाहों से बरी हूं जो तुम कर रहे हो। ये एतमाद अल्लाह हम सबको दे। बहस नहीं, झगड़ा नहीं, माइंड नहीं किया, बुरा नहीं मनाया, ना रोए ना धोए, क्योंकि जो अल्लाह का काम कर रहा होता है ना, वो अल्लाह ताला की तरफ से नॉमिनेटेड होता है। वो जो करता है ना, वो अल्लाह को नजर में रखते हुए और अल्लाह को दिखाने के लिए करता है। जो पीपल प्लीजर होते हैं, जो लोगों के हाथों बिके हुए लोग होते हैं ना, वो फिर ऐसी बातों में 10 दफा सोचते हैं। पिछले पारे को जहन में ले आइए, अगर वाकई आप अल्लाह के हाथों बिके हुए हैं तो आप हक बात कहेंगे, सच कहेंगे, अंदाज अच्छा होना चाहिए, डिसेंसी हो, झगड़ा ना हो, लेकिन बात तो हक कीजिए। अब डॉक्टर इंजेक्शन में पानी भर दे, सुई को वो इतना बारीक कर दे कि उसकी रग में भी ना जाए, सिर्फ इसलिए कि मरीज को बुरा ना लगे, कौन जाएगा ऐसे डॉक्टर के पास? डॉक्टर को दवा देनी है, इंजेक्शन लगाना है, लेकिन हाथ नरम रखे। आज के मुबल्लिगीन और मदर्रसीन को क्या करना है? हक दीजिए, सच बताइए, माशरे के नॉर्म्स पे बात कीजिए। जिस मसले में लोगों को गाइड करने की जरूरत है वो बात कीजिए, लेकिन हाथ होला रखें, नरम बात कीजिए। दर्द हो आपकी आवाज में, नरमी हो आपकी आवाज में, क्योंकि नरम बारिश जमीन में जाती है तो फसलें उगती हैं, तेज बारिश तो ऊपर की जरखेज मिट्टी को भी ले जाती है। तो आज मसला क्या है कि जिनके पास हक है उनकी आवाजें बड़ी सख्त हैं, और जिनके पास बातें हैं वो इतनी मीठी जुबानों से और इतनी बड़ी बड़ी स्क्रीनों पर और कभी कभी ऐसी ऐसी मीठी बातें करते हैं कि लोग कहते हैं देखो ना ये बात कितनी अच्छी कर रहे हैं, तो ये अच्छे होंगे। तो लिखिए, जरूरी नहीं कि अच्छी तरह बात करने वाले की बात भी सच हो। बड़ी अहम बात, बहुत बड़ा जहम है इस बारे का। हक हक है, वो कहते हैं ना लव मुर्रा अल हक को मुर्रा, हक कड़वा, जैसे करेले कड़वे होते हैं हक भी कड़वा होता है, लेकिन उसको पेश करने का अंदाज मीठा होना चाहिए। जैसे आप ज्यादा से प्याज डालती हैं करेलों में ताकि उनकी कड़वाहट चली जाए, टमाटर डाल देते हैं ना, तो हक दीजिए, जुबाने नरम रखिए, मीठी रखिए। अब आप जुबान मीठी करते करते हक को डाइल्यूट करते जाएं तो क्या होगा? आज ये हुआ, और लोग जब वो मीठी जुबानों में मीठा हक और शुगर वाले मरीज को आप चीनी मिला खाना खिलाते रहे सिर्फ इसलिए कि उसको आपका टेस्ट अच्छा लगे, तो एक दिन फिर उसकी शुगर जब बढ़ेगी तो बेहोश हो जाएगा। आज ये हुआ, हक के इंजेक्शन लगाने की बजाय कुछ लोगों ने बातिल के इंजेक्शन चीनी भर के लगाए, लोगों की ख्वाहिशों की शुगर और बढ़ गई। अल्लाह ताला हमारी इसलाह फरमाए। ये ऐसी जगह जहां बैठकर आप लरस कर, कांप कर, डर कर, खुदा से खौफ रखते हुए बात को समझेंगे, मुंह से निकालेंगे, तो फिर भी बात अगर सही चली जाए तो अल्लाह का शुक्र कीजिए। और कहां फिर लोगों को खुश करने और अपने फैंस बढ़ाने के लिए आप बातिल परस्ती को रिवाज दें, तो ये हजरत नूह अलैहिस्सलाम तो 950 साल तक न कर सके, और किसी भी हक वाले ने ये ना किया। कौम के साथ मुजादला हुआ, सब बात हुई, और ये सब कुछ करते कराते होते हुए आगे क्या हुआ? नूह की तरफ वही भेज दी गई कि तेरी कौम में से जो ईमान ला चुके इनके सिवा और कोई भी ईमान न लाएगा, बस तो इनके कामों पर गमगीन न हो। लिखिए, हर नबी को अपनी जिंदगी में ये जुमला सुनना पड़ा कि अब हुज्जत तमाम हो गई, जिनको ईमान लाना था वो ला चुके, जिनको झुटलाना था वो झुटला चुके, और अपने लफ्जों में इधर लिख लीजिए, अब इन तिलों में तेल नहीं। जब तेल ना रहे ना, फिर ही उसको फेंकते हैं ना। अब जब जूस खत्म हो जाता है और उसमें कह लीजिए कि ऑरेंज छीलते हैं या आप लेमन छीलते हैं, कुछ तो माशाल्लाह आधा छीला आधा फेंक दिया ग्रीन बिन में, कोई बात नहीं, ये खाद ही बनेगा, और बहुत सारे रखें, और कुछ तो आखिरी दम तक उसको चाट के फेंकेंगे। हाँ, उलमाए कराम और अंबिया कराम का मामला क्या होता था कि वो हक के लिए एड़ी चोटी का जोर लगा देते थे, एड़ी छोटी का जोर लगा देते थे, और फिर जब कोई ना माने तो अल्लाह ताला कहते थे अब इनको वार्निंग दे दो कि मैं जा रहा हूं, अब तुम जानो और अल्लाह जाने, और फिर उसके बाद अजाब आता था। तो अब यहां कौम नूह पे अजाब की झलकियां शुरू होंगी, आयत 37 से 40। अल्लाह ताला ने नूह अलैहिस्सलाम की कश्ती को बचा लिया, हुक्म कह दिया वस्ना इल्फुल कबिया युनीना वबाशीना, और एक कश्ती हमारी आंखों के सामने और हमारी वही से तैयार कीजिए, और जालिमों के बारे में हमसे कोई बातचीत ना कीजिए, वो पानी में डबो दिए जाने वाले हैं। वो नूह अलैहिस्सलाम कश्ती बनाने लगे। तसव्वुर में एक बड़ा बूढ़ा सा शख्स आता है, जरा आप भी इमेजिनेशन में लाइए, और इनकी कौम के जो सरदार इनके पास से गुजरते वो इनका मजाक उड़ाते, वो कहते अगर तुम हमारा मजाक उड़ाते हो तो हम भी तुम पर एक दिन हंसेंगे जैसे तुम हम पर हंसते हो, तुम्हें बहुत जल्द मालूम हो जाएगा क्या कि किस पर अजाब आता है जो इसे रुस्वा करे और इस पर हमेशगी की सजा उतर आए। यहां भी लिखे हक बात करने वालों का मजाक उड़ाया गया। उस वक्त तक चूंकि पानी के कोई असरात नहीं थे तो लोगों को लगा ये बुड्ढा बाबा 950 साल पुराना, इसको क्या पता है। कोई कहता कहां चलाओगे, दरियाओं में, खुश्कियों में, पहाड़ों में बाबा कश्ती चलाओगे। लेकिन लिखिए यहां जो बात है ना कि वस न इल्फुल कबिया युनीना, इसको हाईलाइट कर लें। अंबिया कराम तबलीग भी अल्लाह की वही की रोशनी में करते हैं और कश्तियां भी अल्लाह की वही की रोशनी में बनाते हैं। इसमें आज के दौर के लिए अमल क्या है कि कुरान का टेक्स्ट सुना रहे हैं तर्जुमे के साथ, हदीस के साथ, तो भी वही की रोशनी में रखिए, और उसकी इम्प्लीमेंटेशन, अमली बातें जो एक्स्ट्रा बातें होती हैं, उनको भी अपने दिल के ग्रज, अपने गुस्से या खुशी के साथ नहीं बल्कि अल्लाह और उसके रसूल की पाबंदी के साथ रखिए। तो फिर कोई समझे तो समझे, कोई नहीं समझता तो ना समझे। और अब वो वक्त आ गया जिसकी धमकी उनको हजरत नूह अलैहिस्सलाम ने दी थी, और वो क्या हुआ, हत्ता इजा जामरूना, यहां तक कि जब हमारा हुक्म आ पहुंचा और तन्नूर उबलने लगा, हमने कहा कि कश्ती में हर किस्म के जानदारों में से जोड़े यानी दो जानवर, एक नर और एक मादा सवार करा ले, और अपने घर के लोगों को भी सिवाय इनके जिन पर बहुत पहले से बात पड़ चुकी है, और सब ईमान वालों को भी, इनके साथ ईमान लाने वाले बहुत कम थे। आपको पता कितने कम थे, तकरीबन 60 से 70 या 70 से 80। 950 साल में अगर आप फिगर आउट करें ना तो हर 12 से 13 साल के बाद एक शख्स मुसलमान होता हुआ दिखता है। अल्लाह अकबर, सबर देखिए, ये है वो लोग जो सिर्फ अल्लाह के लिए काम करते हैं। हम होते छोड़ के जा चुकते, एक बंदा आ रहा है मैं नहीं क्लास कर रही, ये फितना है। आज हम हेड काउंट पे आए, ज्यादा लोग आ रहे हैं, ज्यादा सुन रहे हैं तो हम कामयाब है। थोड़े सुने या ना सुनाया जाए, आपका कहा बोला सुना हुआ लिखा हुआ, तो हम नाकाम है, तो अपनी इस्लाह की जरूरत है। आगे देखिए दुआ है सवारी की, समंदरी सफर की सवारी की दुआ, आयत 41। वकाल अरकबू फीहा बिस्मिल्लाह मजरेहा व मुरसाहा, नूह अलैहिस्सलाम ने कहा इस कश्ती में बैठ जाओ, अल्लाह ही के नाम से इसका चलना और ठहरना है, यकीनन मेरा रब बड़ी बख्शिश और बड़े रहम वाला है। और अब जरा सा देखिए वही जज्बाती लम्हा जिसको हम देख चुके पीछे थोड़ा सा, आयत 42 से 43। बुरी सोहबत कुफर पर माइल कर देती है। यहां मैं दुआ करती हूँ हमारे वो सब साथी जिनके बच्चे वाकई बुरी कंपनी का शिकार हो चुके, चाहे वो वेस्ट में रह रहे हैं या ईस्ट में रह रहे हैं, चाहे वो सऊदीया में क्यों नहीं, अल्लाह ताला उनकी इस्लाह फरमा दे। चाहे नेट की दुनिया में उनको किसी ने वरगला दिया, स्कूल कॉलेज में वरगला दिया, या फिर जॉब्स पे उनको कोई बुरे साथी मिल गए, तो अल्लाह ताला सब मुसलमानों की नस्लों को अपनी हिफाजत में रखिये। वही तजरीबिहिम फी मौजिन कल जिबाल, वो कश्ती इन्हें पहाड़ों जैसी मौजों में लेकर जा रही थी। तसव्वुर में आता है टाइटैनिक तरह का कोई एक मंजर दिन में लाइए, यहां तो एक छोटी सी कमजोर सी कश्ती है, क्योंकि अल्लाह के तवक्कुल पे चलती हुई कमजोर कश्तियां भी बच जाती हैं, और तकब्बुर से भरे हुए टाइटैनिक भी डूब जाते हैं। और नूह अलैहिस्सलाम ने अपने बेटे को जो एक किनारे पर था पुकार कर कहा, ए मेरे प्यारे बेटे। देखिए, नोट कीजिए, औलादों से ताल्लुक नहीं तोड़ना, उनको ओए तोए नहीं करना, लानता नहीं करनी। बेटा कुफर पे है, बाप कश्ती में है, बेटा दुनियादार है, बाप नबी है, और अंदाज देखिए, या बुनैया, ए बेटे, प्यार का अंदाज है। ये प्यार है जो आपके बच्चे को वापस लाएगा, गलती अपनी मानिए, रोइए धोइए, उनको प्यार मोहब्बत से वापस लाइए, जितनी मुश्किल से आपने उनको दूसरी तरफ भेजा उनको लेकर आइए। तो या बुनैया अरकब माना, ए मेरे बेटे मेरे प्यारे बच्चे, बुनैया कहते छोटे बच्चे को, जिसको उर्दू में आप कहते ना बिचुंगड़े, वो लफ्ज होता है, एक होता है बच्चा एक होता है बिचुंगड़ा, तो बिन बेटा बच्चा और बुनैया बिचुंगड़ा, किसी को ब्लाड करना हो ना 15-18 साल के बच्चे को, तो माँ कहती है मेरा बेबी है ये, और बेबी ही बने रहते हैं वो, फिर गोदों में सर रख कर बैठे, उनको एक सब्जी नहीं खरीदनी आती अभी तक। तो प्यार, ऐ मेरे प्यारे बच्चे हमारे साथ सवार हो जा और काफिरों में ना रह, ये दर्द महसूस कीजिए। यहां मुझे ये कश्ती नहीं लग रही, ये कुरान स्कूल लग रहा है, कुरान क्लास लग रही है, ये मस्जिद लग रही है। आप भी अपने बच्चों को इसी प्यार से कहा करें। आज भी वही कश्तियां बची हुई हैं इस फितने के दौर में जो वाकई अल्लाह की वही में चल रही हैं। तो बच्चों को प्यार मोहब्बत से अपने साथ इन कुरान क्लासेस में सवार कीजिए। अब बेटे का जरा जवाब सुनिए, कठोर किस्म का जवाब है। काल सावीला जबली, उसने कहा मैं तो किसी बड़े पहाड़ की तरफ पनाह में आ जाऊंगा जो मुझे पानी से बचा लेगा। नोट किया आपने, मादा परस्ती मटीरियलिज्म ये है आज की हमारी नस्लों पे, माजरत के साथ, जॉब नहीं करूंगी तो कहां से आएंगे, शादी हुई मियां मर गया तो क्या होगा, अगर तलाक होगी तो कहां से खाएंगे। और मैंने अपनी आंखों से देखा है माजरत के साथ, सब नॉर्वे वालों के साथ, जब मैं यहां आई थी, जिस साल मैं पहली दफा यहां आई और हमने सिर्फ एक में 3-4 दिन का छोटा सा शॉर्ट सेशन रखा, ये भी एक बड़ा जज्बाती लम्हा था। फिर उसके बाद अगले साल हम आए तो एक महीने के लिए समर कोर्स कराया और उसके बाद हम इस फुल टर्म कोर्स में आए। ये 3 साल आइडियल थे उसके बाद। और मुझे आप साथियों में से अभी भी वो लफ्ज याद है कि उस्ताजा गवर्नमेंट ने औरतों को भी जॉबें ऑफर कर दी हैं। आप गवाही देते हैं जो इधर बैठी है मेरे साथ कि आज से 10 साल पहले इस तरह औरत के घर से निकलने का नॉर्वे में तसव्वुर नहीं था। ऐसी है ना, बोल के बोले लोग भी सुने कि मैं गलत तो नहीं कह रही। और ये 10 सालों में मैंने अपनी आंखों से देखा, इस दर्द को महसूस किया है जो आज भी महसूस करती हूं कि अब बच्चियों को कौन करे, बड़ों को देखिए। और जो जॉब नहीं करे उसको कोर्सों में ले गए, बाहर वाले भी सुन ले हम उन लोगों के दुख सुख, नॉर्वे में रहने वालों को तो एक एक को पता है। औरत को घर में नहीं रहने देना ये आज की साजिश थी, पूरी कामयाब है। आंटियां दाता कोर्स करने ये नीचे आती थी ना, मैं लिफ्ट में जब मिलती थी, आंटी जी कितने चल रहे हो, वो दाता कोर्स, मैं क्या दाता दरबार की हूं, ओ कंप्यूटर कोर्स करा लगे हो, नाव ने क्या करांगे तो पैसे लब सन, पहले आपको कोर्स कराते हैं फिर पैसे देते हैं फिर ऐसे स्किल्स देते हैं फिर जॉबे कराते हैं फिर आपको जॉब ना आप करें घर नहीं बैठने देंगे आपके पैसे बंद करेंगे, आप नाव के गुलाम है इस वक्त। आज नाव बड़ा दुश्मन है हमारा, मुझे क़यामत के दिन जिसपे सबसे गुस्सा है वो सबसे बड़ा आपका नाव है। अल्लाह माफ करे, अल्लाह बाहर वालों को मेरी बातें ना ही सुनवाए और किसी को ना समझाए, यहां वालों को मेरी बातें बहुत अच्छी समझ आती हैं और मैं लम्हा लम्हा इस दर्द को महसूस करती हूं। अगर बीच में नौफ ना होता ना तो इस वक्त ये सिर्फ ओस्लो नहीं पूरे नॉर्वे में कुरान ऐसे घर घर गली गली फैला होता। अल्हम्दुलिल्लाह अल्लाह अपना काम आज भी करा रहा है, हम नहीं करेंगे अल्लाह नट के थ्रू करा रहा है। लेकिन याद रखिएगा ये आने वाले दिनों में और डेंजरस होता जा रहा है। और नोट कभी गिने भी हैं, गिनती कोई नहीं आती जिनको हर महीने गवर्नमेंट इतना पैसा देती है। ये वो मुल्क है जहां कोई गरीब नहीं है इल्ला माशाल्लाह, बच्चों को औरतों को मर्दों को पैसा गवर्नमेंट देने को तैयार है, लेकिन जो देंगे फिर वो अपनी मर्जियां तो कराएंगे। तो अल्लाह से दुआ कीजिए कि अल्लाह ताला ये जो पिसरे नूह वाला कल्चर है ना इससे आज नस्लों को निकाल दे। और हम मुसलमान तभी तो फिर दबते हैं जो जिसका खाएगा उसके आगे दबेगा। जब आप अल्लाह के साथ ताल्लुक जोड़ लेते हैं तो फिर अल्लाह ताला आपको काफी रखता है। जरूरतों को कम कीजिए, ख्वाहिशों पे पांव रखिए। किसी ने कहा जन्नत कितनी दूर है, कहा एक कदम, कैसे कहा किधर कैसे, कहा बस एक पांव अपनी ख्वाहिश पे रख लो तो दूसरा कदम तुम्हारा जन्नत में होगा। आज भी आप देखिए बेकार चीजों को निकाल दें तो अल्लाह के हुक्म से एक मर्द की कमाई में बहुत बरकत है। और अल्लाह ताला मर्दों को सलामत रखे, घरों को सलामत रखे। दूसरा बड़ा इशू इस माशरे में देख लीजिए कि ये सिंगल वुमेन है, वो बिगड़े हुए मर्द लेकर आ गए और छोड़ दिया हवाओं के रुख पे लड़कियों को, बिचारियों को, हर दूसरी तीसरी औरत सिंगल मदर है। तो फिर गवर्नमेंट ऐसे तो नहीं घर देती और गड़ियां देती। और बड़े मसले हैं जिसको इस वक्त क्या छेड़े। अल्लाह हमारी बच्चियों के दीन और ईमान की हिफाजत करे, उनको कभी इस घन चक्कर में न पड़ने दे जिसमें आज कितनी औरतें पड़ चुकी हैं। वो औरत बन के अपने घर में रहे, आज औरत मर्द के पास नहीं रहती, कहती नौ के पास जाऊंगी तो वो मुझे ज्यादा पैसे देगी, मियाँ तो मुझे 2000 करोड़ पे तनख्वाह देता, गवर्नमेंट ने मुझे 10,000 देने और घर भी दे, और वो कहते हैं छोड़ के आओ अपने मर्दों को, हम तुम्हारे माँ बाप है। क्राइसिस सेंटर भरे पड़े हैं, तो वैसे थोड़ी देंगे। एक दफा मुसलमान लात मारे इस पैसे पे, फिर देखिए अल्लाह की मदद आपके जमीन के अंदर से क्या निकलता है और आपके आसमान से ऊपर से क्या आता है। पैसा तो आपके लिए सबसे छोटी चीज रह जाता है उसके बाद, जो आपके दिल का सुकून और खुशी और इत्मीनान। और वो कौम, वो उम्मत, वो नस्लें जिनको कुंतुम खैरा उम्मत इनका टाइटल दिया, वो तो खुशियां मनाए कि अल्लाह ने हमें जमीन के उन टुकड़ों पे अल्लाह की बात का मौका दे दिया जो गैर अजीज और थी। अगले ही पारे में आप पढ़ेंगे कल कि कैसे बंजर जमीने, दीन के नाते से ये बंजर जमीने हैं, यहां तो ना दुनिया के रहे ना दीन के रहे। तो बात यह है कि अपने आप को इन चीजों पर रखते हुए ये वाकया सोचिए कि यहां मिडल ऑफ द कुरान क्यों आया। आज का सबसे बड़ा फितना मादाप्रस्ती का फितना है। बेटा कह रहा है ये पहाड़ जो दिख रहा है, आज ये पहाड़ को आप कहिए ना दुनिया के माल और बड़े बड़े मादाप्रस्ती के बड़े बड़े इजहार, ये मुझे पानी से बचा लेगा। यानी अब्बा तू क्या बुड्ढों वाली बातें कर रहा है, पानी लो, पानी में तेरी कश्ती तो डूब जानी है। और बाप का जुमला जरा दिल की तख्ती पे लिखिए, قال لا سيم اليوم من امر الله। नूह अलैहि सलाम ने कहा कि आज अल्लाह के अमर से बचाने वाला कोई नहीं। ये जुमला है एक दाइये दीन का, वक्त से पहले बोलता है, किसी को समझ नहीं आती, करके भुगत के कहते आप सच कहते थे, वाकई हमें ये नहीं करना था, हमें नहीं था जाना चाहिए, हमें ये नहीं था करना, फंस गए अब क्या करें। फिर फंसे हुए हैं तो फिर उस मजबूरी में चल पड़ते हैं, और जो भी बाहर है वो बाहर ही रहे, क्योंकि पहिए में जब आपका एक कोना कपड़े का आता है तो सारा अबाया खींचेगा फिर आपका। अगर अभी तक आप इस सिस्टम से बाहर हैं तो बाहर रहिए, इसी में बचेंगे। और फिर वही हुआ जिसका नबी को खतरा था, बाप और बेटे के बीच में बात हो रही है, वहाल बैनहुम अल-मौज, ये है जनरेशन गैप, फकान मिन अल-मुगरकीन, सिर्फ वही बचेंगे जिन पर अल्लाह का रहम हुआ। इसी वक्त इन दोनों के दरमियान मौज हायल हो गई और वो डूबने वालों में से हो गया। आज भी सिर्फ वही बचेंगे जिन पर अल्लाह का रहम है, और अल्लाह हम सब पे अपना रहम कर दे। ये वाकयात कुछ ऐसी दिखी है अल्लाह ने, आज आपके मेरे तवक्कुल की कहानी है, ये आपके मेरे ईमान बिल्ला का ये क्राइटेरियन है। नहीं दिल मानता तो फिर वो शौक पूरे कर ले इंसान, लेकिन एक दिन हम खुद इस बात के गवाह होंगे कि अल्लाह और उसके रसूल के बताए हुए तौर तरीके ही खूबसूरत थे। आगे देखिए, अब सेकंड वेव है, यानी अजाब आया, कौमे डूबी, और नूह का बेटा उनके सामने डूब गया। एक सवाल करूं आपसे, ये बेटा कहीं और भी डूब सकता था, बाप के सामने क्यों डूबा? बहुत बड़ा, इस पे हमने अभी जो मेरा ख्याल है कि आखिरी तफसीर मैंने कौन सी कराई है, अभी हम इसमें आयत बायत पे नहीं पहुंचे, इसमें भी सबीलुल जन्ना में सुन ले या रूहुल कुरान में, मुझे वो सब जुमले याद आ रहे हैं बोले हुए। आप चाहें तो इन आयतों की तफसीर भेज दीजिए साथियों को, किसी भी सेट की, क्या कुछ है इसके अंदर खजाने, घंटों बात होती है सिर्फ इसे एक आयत के ऊपर। वकील यार दुबले ही माँ की वया समाओ अकली वकीद अल माओ, जमीन व आसमान अल्लाह के हुक्म के पाबंद है। लिखिए, जब इंसान अल्लाह के हुक्म नहीं मानते ना, तो अल्लाह उनको दिखाते हैं कि तुम इतने छोटे होकर मेरी नहीं मान रहे, देखो इतनी बड़ी जमीन और इतना बड़ा आसमान मेरी बात कैसे मानता है। पहले हुक्म दिया बरसो तो बरसने लगे, अब हुक्म दिया जा के रुक जाओ, फरमा दिया गया कि जमीन अपने पानी को निगल जा और आसमान बस कर थम जा, इसी वक्त पानी सुखा दिया गया और काम पूरा कर दिया गया और कश्ती जूदी नामी पहाड़ पर जा लगी और फरमा दिया गया कि जालिम लोगों पर लानत हो। अल्लाह अकबर। अब हजरत नूह के लिए ये एक मुश्किल वक्त था, कल भी जुमला बोला था, आज भी बोल देती हूँ कि जब अपने प्यारे कुफर से मोहब्बत करने लगे, इससे बड़ा सदमा और दुख कोई नहीं होता। नूह अलैहि सलाम को बाकियों के भी डूबने का गम था, लेकिन खून के रिश्ते खून के होते हैं। आयत 45 से 49, अल्लाह जिसकी चाहे दुआ सुन ले। नूह अलैहि सलाम की बेचैनियां और परेशानियां और घबराहटें देखिएगा। वनादा नूह रब्बहु فقال ربي نبني من اهلي وان وعدك الحق وانت احكم الحاكمين। नूह अलैहिस्सलाम ने अपने परवरदिगार को पुकारा, नूह अलैहिस्सलाम ने अपने परवरदिगार को पुकारा और कहा, मेरे रब, मेरा बेटा तो मेरे घर वालों में से है, यकीनन तेरा वादा सच्चा है और तू तो तमाम हाकिमों से बेहतर हाकिम है। अल्लाह ताला ने फरमाया, ए नूह, यकीनन वो तेरे घराने से नहीं है। नोट कीजिए, निस्बतें टूट रही हैं, क्योंकि जिसके अमल ने उसको पीछे छोड़ा उसका नसब उसको नहीं बचाएगा। इसके काम बिल्कुल ही नाशाइस्ता हैं। तुझे हरगिज वो चीज ना मांगनी चाहिए जिसका तुझे मुतलकन इल्म न हो। मैं तुझे नसीहत करता हूँ कि तू जाहिलों में से अपना शुमार कराने से बाज रहे। नूह अलैहिस्सलाम ने कहा, ऐ मेरे पालनहार, मैं तेरी ही पनाह चाहता हूँ इस बात से कि तुझसे वो मांगू जिसका मुझे इल्म ही ना हुआ, और अगर तू मुझे न बख्शेगा और तू मुझ पर रहम न फरमाएगा तो मैं खसारा पाने वालों में से हो जाऊंगा। अल्लाह अकबर। बेचैनियां दिख रही हैं, तड़प दिख रही है, रोना आ रहा है आपको हज़रत नूह के इस बेबस होने पे। एक तरफ अंदर खिंच भी है ना, खून की कशिश होती है, और दूसरी तरफ अल्लाह का कानून है। तो देखिए आयत 47 में हजरत नूह अलैहिस्सलाम की दुआ, रब्बी इन्नी आऊज़ु बिका न सलक मा लैसा ली बिही इल्म व इल्ला तग़फिर ली व तरहमनी अकुम मिनल खासिरीन। अपने लिए भी ये दुआ मांगा करें, फिर आपकी तरजीहात अल्लाह खुद बहुत ठीक कर देगा। कभी कभी हम औलादों की मोहब्बत में गलत चीजों की साइड लेते हैं, बजाय इसके कि औलादों को उन बोझों से आजाद करके दीन की तरफ माइल करें, हम उनको और ज्यादा मजबूर और बेचारा समझकर पेश करते हैं। तो ये दुआ बड़ी प्यारी है, ऐ मेरे रब, मैं तेरी पनाह मांगता हूँ इससे कि वो चीज तुझसे मांगू जिसका मुझे इल्म नहीं, अगर तूने मुझे माफ न किया रहम न फरमाया तो मैं बर्बाद हो जाऊंगा। अब भूल गए औलाद को, जब अपने ईमान की जद पड़ी, अपने ईमान पे चोट पड़ी और अल्लाह के साथ ताल्लुक कमजोर होता हुआ दिखा, अब कहोगा कि डूबता है तो फिर डूब जा तू भाड़ में। किनान नाम आता है इस शख्स का जो इनका बेटा था, कि तू जो मर्जी कर, मैं तेरी वजह से अल्लाह को नाराज क्यों करूं। लिखिए अपने लिए अमल की बात। वो माँ बाप जो बच्चों की खुशियों के नाम पे रब को नाराज करते हैं, जो अपने बच्चों को राजी करने के लिए रब को नाराज करें, उनको इस वक्त गौर करने की जरूरत है। पता चला कि ये बुत तो आपसे फिर भी नाराजी हुए, इन्होंने तो आपको सब कुछ करके परेशान करके आपको नचवा भी दिया और आपको बेइज्जत भी करा दिया, आपकी अपनी नजरों से भी इज्जत चली गई, लेकिन ये रब फिर भी नाराजी हुए, लेकिन रब नाराज हो गया। यहां नियत कीजिए, ला तातली मखलूक इनफी मासीयतिल खालिक। सही रिवायत अल्लाह के नबी की, हर वो चीज जिसमें खालिक की नाफरमानी हो, अल्लाह प्यारे रब की नाफरमानी, उसमें मखलूक की बात नहीं माननी। तो कहिए, मैंने कभी किसी की बात अल्लाह को नाराज करके नहीं माननी। मोमिन की जिंदगी में ये वक्त आ ही नहीं सकता। पिछले पारे के साथ ही बात जोड़ देती हूँ। तीन वक्त होते हैं जिंदगी में, कि बंदा भी राजी, रब भी राजी, दूसरा है कि बंदा राजी तो रब नहीं राजी, और तीसरी सूरत है कि रब राजी तो बंदा राजी नहीं। दो सूरतें मुमकिन है, एक नहीं मुमकिन कि रब बंदे पे गुस्सा कर रहा और बंदा राजी हो रहा हो, बंदा खुशियां मना रहा है और अल्लाह के ऊपर उस पर इतना गुस्सा आ रहा है कि फरिश्तों को कि इसको पीछे कर दो मेरे। तो अल्लाह हमारी औलादों के नाते से हमारे किबले दुरुस्त कर दे। बहुत सारे लोग आज औलादों की वजह से अल्लाह को नाराज करते हैं। अल्लाह ताला कहते हैं, नूह बस छोड़ दो इसको। फरमा दिया गया कि नूह हमारी जानिब से सलामती, हमारी जानिब से सलामती और इन बरकतों के साथ उतर जो तुझ पर हैं, और तेरे साथ की बहुत सी जमातों पर और बहुत सी वो उम्मतें होंगी जिन्हें हम फायदा तो जरूर पहुंचाएंगे, लेकिन फिर इन्हें हमारी तरफ से दर्दनाक अज़ाब पहुंचेगा। ये खबरें गैब की खबरों में से हैं जिनकी वही हम आपकी तरफ करते हैं, इन्हें इससे पहले आप जानते थे और ना आपकी कौम, इसलिए कि आप सब्र करते रहिए, यकीन मानिए कि इंजामेकार परहेजगारों के लिए है। एंड पे अल्लाह के नबी को मुखातिब कर दिया। तो क्या पता चला हमारे लिए इस वाक्य में अमल की बात, कि बुरा माहौल कुफर जैसे गुना तक ले जाता है। शौहर और बाप वक्त के नबी ही क्यों ना हो, फायदा नहीं देंगे। तो अपने अमल को बेहतर करने की जरूरत है। ये वाक्य नूह को मुझे सिखा कर गया। अल्लाह हमारी इस्लाह फरमाए। आगे दूसरी कौम, कौम आद का किस्सा है। आयत 50 से 52 टॉपिक है इस्तिग़फ़ार के फवायद। व इला आद नखाहुम हूदा, और कौम आद की तरफ इनके भाई हूद को हमने भेजा, उसने कहा, मेरी कौम वाले अल्लाह ही की इबादत करो, इसके सिवा तुम्हारा कोई माबूद नहीं, तुम तो सिर्फ बोहतान बांध रहे हो। ए मेरी कौम, मैं तुमसे इसकी कोई उजरत नहीं मांगता, मेरा अजर तो उसके जिम्मे है जिसने मुझे पैदा किया और جس نے مجھے پیدا کیا تو کیا پھر بھی تم عقل سے کام نہیں لیتے؟ یہ نوٹ کیجئے گا، یہ بے لاکھ بات کرنا آتا ہی تب ہے جب بندہ کسی سے کچھ نہیں لیتا۔ جب پیسے کے ساتھ تولنے لگ جاتے ہیں نا دین کے کام کو، تو حق والوں کی آوازیں دب جاتی ہیں، پھر وہ دبے گا، پھر اس کو اپنی جاب بھی تو بچانی ہے، پھر وہ کرنا پڑے گا جو اس کے مالک چاہیں گے۔ انبیاء کرام ہمیشہ روپے پیسے سے اپنے آپ کو بالاتر رکھتے تھے، یہی بات آپ کو پیچھے قوم نوح میں دیکھی حضرت نوح کے ناطے سے، اور یہاں حضرت خود علیہ السلام کے ناطے سے۔ پھر آگے دیکھیے آیت 52، اے میری قوم کے لوگوں، تم اپنے پالنے والے سے اپنے گناہوں کی معافی طلب کرو اور اس کی جراب میں توبہ کرو، تاکہ وہ برسنے والے بادل تم پر بھیج دے اور تمہاری طاقت پر اور طاقت قوت یعنی بڑھا دے، اور تم جرم کرتے ہوئے روح گردانی نہ کرو۔ نبی تو دیکھیے سمجھانے کا حق ادا کر رہے ہیں، قومیں جب نہیں مانتی تو اب اعلان برات ہے۔ آیت 53 سے 58، حضرت ہود کا اظہار برات، یعنی ایک حد تک تو سمجھایا جاتا ہے، اور یہ بھی آپ اپنے بچوں کے ناطے سے بھی نوٹ کیجئے، اگر آپ پوری طرح سمجھا بجھا چکے بچپن سے ابھی تک اچھے طریقے اچھی حکمت سے آپ بات کر چکے، پھر بھی وہ نہیں سنبھلتے، پھر بھی وہ غلط چیزوں پہ، تو آپ پھر ایک سائڈ پہ ہو جائیے، پھر آپ ان کو کہیے کہ آپ کا اپنا دین میرا اپنا دین، پھر آپ ان کے لیے اپنے دین کو بگاڑیں گے نہیں۔ سنیے گا، قالوا یا ہود ما جیتنا ببینۃ، انہوں نے کہا خود تو ہمارے پاس کوئی دلیل تو لایا نہیں، اور ہم صرف تیرے کہنے سے اپنے معبودوں کو چھوڑنے والے نہیں، اور نہ ہم تجھ پر ایمان لانے والے۔ آج یہی ٹون اکثر یوتھ کی ہوتی ہے ان ماں باپ کے ساتھ جنہوں نے ان کو بچپن سے دین کے ساتھ نہیں جوڑا، تو بچے آپ صاف آپ سے دلائل مانگتے ہیں، بلکہ ہم تو یہی کہتے ہیں کہ تو ہمارے کسی معبود کے بڑے جھپٹے میں آ گیا۔ اس نے جواب دیا کہ میں اللہ کو گواہ کرتا ہوں اور تم بھی تو گواہ رہو کہ میں اللہ کے سوا ان سب سے بیزار ہوں جنہیں تم شریک بنا رہے ہو، اچھا تم سب مل کر میرے خلاف چال چل لو، بلکہ چالیں چل لو، اور مجھے بالکل بھی مہلت نہ دو، میرا بھروسہ صرف اللہ تعالی پر ہے۔ بولیے اپنے لیے، انی توکلت علی اللہ، اللہ میرا بھی بھروسہ اپنے پہ کر دے، جو میرا اور تم سب کا پروردگار ہے، جتنے بھی پاؤں دھرنے والے ہیں سب کی پیشانی وہی تھامے ہوئے ہے، یقیناً میرا رب بالکل صحیح راہ پر ہے، بس اگر تم روح گردانی کرو تو کرو، میں تمہیں وہ پیغام پہنچا چکا جو دے کر مجھے تمہاری طرف بھیجا گیا تھا، میرا رب تمہارے قائم مقام اور لوگوں کو کر دے گا اور تم اس کا کچھ بھی بگاڑ نہ سکو گے، یقیناً میرا پروردگار ہر چیز پر نگہبان ہے۔ یہاں عقیدہ بول رہا ہے، آپ کا میرا عقیدہ پختہ ہوتا جائے ہماری زبان میں خود بخود آپ دیکھیں گے کلیئرٹی آف سپیچ آتی جائے گی۔ اور جب ہمارا حکم آ پہنچا تو ہم نے خود کو اور ان کے ساتھیوں کو جو مسلمان تھے اپنی خاص رحمت سے نجات عطا فرمائی، اور ہم نے ان سب کو سخت عذاب سے بچا لیا۔ دیکھیں وہاں بچے تھے نا، تو قوم محمدی کے مسلمان کیسے نہ بچیں گے آج کے فتنوں سے؟ تو آج کے فتنوں سے بھی اگر بچ سکتا ہے کوئی تو امت مسلمہ کا فرد بچ سکتا ہے، شرط یہ ہے کہ وہ قرآن و سنت کی وحی کی روشنی میں اپنی زندگی کی کشتیوں کو چلانے والا ہو۔ آگے اس قوم کا انجام دیکھیے، آیت 59 سے 68، نبیوں کو جھٹلانے والے دنیا میں نیست و نابود ہو جاتے ہیں۔ وَتِلْكَ عَادٌ جَحَدُوا بِآيَاتِ رَبِّهِمْ، یہ تھی قوم عاد جنہوں نے اپنے رب کی آیتوں کا انکار کیا اور اس کے رسولوں کی نافرمانی کی اور ہر ایک سرکش نافرمان کے حکم کی تابعداری کی۔ دنیا میں بھی ان کے پیچھے لعنت لگا دی گئی اور قیامت کے دن بھی۔ دیکھ لو قوم عاد نے اپنے رب سے کفر کیا، ہود کی قوم عاد پر دوری ہو۔ کیا پتا چلا، یہ جو رحمت سے دوری ہے نا اس کو لعنت کہتے ہیں۔ جب قومیں اللہ کے نبیوں کے بتائے ہوئے طریقوں کو چھوڑ دیتی ہیں تو ان کا معاملہ کچھ اسی قسم کا ہوتا ہے۔ ایک اور قوم دنیا سے گئی تو ایک اور قوم آگے آ گئی۔ وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا، اور قوم ثمود کی طرف ان کے بھائی صالح علیہ السلام کو بھیجا، اس نے کہا میری قوم تم لوگ اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، اسی نے تمہیں زمین سے پیدا کیا اور اسی نے اس زمین میں تم کو بسایا ہے، بس تم اس سے معافی طلب کرو اور اس کی طرف رجوع کرو۔ ہم بھی کریں، اپنے لیے شعور سے کہیے استغفر اللہ اور اس کی طرف رجوع کرنے کی نیت کرتے ہیں۔ بے شک میرا رب قریب اور دعاؤں کو قبول کرنے والا ہے، اللہ ان سب کی دعائیں بھی قبول کر لے۔ انہوں نے کہا صالح اس سے پہلے تو ہم تجھ سے بہت سی کچھ امیدیں لگائے ہوئے تھے، क्या तू हमें इनकी इबादत से रोक रहा है जिनकी इबादत हमारे बाप दादा करते चले आए? हमें तो इस दीन में हैरान कुन हद तक शक है जिसकी तरफ तू हमें बुला रहा है। नोट कीजिए, अम्बिया कराम अपने माशरे के बड़े डैशिंग लोग होते थे, क्रीम ऑफ दी सोसाइटी, जीनियस होते थे। तभी तो जब वो दीन की तरफ आते थे तो लोग कहते थे ये तुमने क्या किया। आज भी जो बच्चा जरा जवानी में दीन पे आ जाए तो माँ बाप परेशान हो जाते हैं कि इसका क्या हो गया, इसको तो डॉक्टर बनाया था, ये छोड़कर अपने आप को दीन में और तबलीग में लेकर आ गया। तो ये हर दौर में कुर्बानियां देनी पड़ती हैं। उसने जवाब दिया कि मेरी कौम के लोगों जरा बताओ तो अगर मैं अपने रब की तरफ से किसी मजबूत दलील पर हुआ और इसने मुझे अपने पास की रहमत अदा की हो, फिर अगर मैंने इसकी नाफरमानी कर दी तो कौन है जो इसके मुकाबले में मेरी मदद करे? तुम तो मेरा नुकसान ही बढ़ा रहे हो। और ए मेरी कौम वालो, ये अल्लाह की भेजी हुई ऊंटनी है जो तुम्हारे लिए एक मौजजा है। अब तुम इसे अल्लाह की जमीन में खाती भी छोड़ दो और इसे किसी तरह की ईजा न पहुंचाओ, वरना फौरी अजाब तुम्हें पकड़ लेगा। फिर भी लोगों ने इस ऊंटनी के पांव काट डाले। इस पर सालेह ने कहा कि अच्छा, तुम अपने घरों में 3 दिन तो रह लो, ये वादा झूठा नहीं। फिर जब हमारा फरमान आ पहुंचा, यानी अजाब का हुक्म, हमने सालेह को और इन पर ईमान लाने वालों को अपनी रहमत से बचा लिया और इस दिन की रुसवाई से भी। यकीनन तेरा रब निहायत तवाना और गालिब है। और जालिमों को बड़े जोर की चिंघाड़ ने आदब ऊंचा, फिर वो अपने घरों में उंधे पड़े हुए रह गए, ऐसे कि गोया वो कभी वहां बसते ही ना थे, कभी आबाद भी ना थे। अल्लाह जब रौनके लेता है ना तो उम्मतें इसी तरह से वीरान हो जाती हैं। आज भी बाहर कभी हू का आलम दिखे तो यायते याद आ जाती हैं। आगा रहो कि कौम समूद ने अपने रब से कुफर किया, सुन लो इन समूदियों पर फिटकार पड़े। क्या पता चला एक पे एक कौम तबाह की जाती जा रही है और लोगों को समझाया जा रहा है कि चाहे वो नूह का दौर हो, आद का दौर हो, सालेह का दौर हो या आज 2021 का दौर हो, सिर्फ वो बचेगा जो अपने रसूल के तरीके जिंदगी को अपनाएगा। सच्ची खुशियां उसमें हैं, सच्चा प्यार उसमें है। हम अपनी यूथ के साथ, माजरत के साथ, मेरा तो दिल चाहे मैं माफी मांगू उन सब बच्चियों से और उन बच्चों से जिनको हमने अभी तक कुरान से दूर रखा हुआ था और वो बेचारे जगलिंग करते हुए इस माशरे में भी पनपने की कोशिश में थे और अपने माँ बाप के कहने पे नमाज और थोड़े से हिजाब और पर्दे के लिए फिक्रमंद थे। उन बेचारों का क्या कसूर? पूरा कुरान दीजिए। आइए यहाँ एक दुआ मांगते हैं और अगर आप चाहेंगे तो आपके लिए इसके लिए असबाब भी जमा किए जाएंगे। मैं सिर्फ हॉस्टलों में रहने वालों की बात करूंगी इस वक्त, कोई बाहर वाला परेशान ना हो प्लीज। क्या आप चाहते हैं कि हम यहाँ आपके लिए नॉर्वेजियन जुबान में एक फुल टर्म कोर्स ऑफर करें जिसको आप अपने बिजी स्केड्यूल में से कुछ वक्त निकालिए और आप A to Z फातिहा से नास तक कुरान सीखें? कुछ उर्दू हेल्प दे आपको, कुछ अरबी नॉर्वेजियन दे और जिन बहनों को उर्दू समझ आती है वो भी अपनी राय दे। इंशाल्लाह आपसे इस पे राय लेते हैं। आप बताइए सिर्फ ओस्लो बेस्ड या नॉर्वे बेस्ड या नॉर्वेजियन एंड उर्दू बेस्ड कोई ऐसा कोर्स ऑफर करना चाहिए कि जो आपको और आपकी बच्चियों को एक दफा तो पूरे कुरान से गुजारे। और मुझे इतनी खुशी है इस साल, मुझे जब मिलती हैं खबरें और साथी, कि आपको तक इस साल हमारा दौरे कुरान माओ से ज्यादा बच्चियां सुन रही हैं। कोई जॉब करता है तो उसके साथ सुन रहा है, कोई लिख रहा है तो पढ़ रहा है। उन सब बच्चियों को शाबाश। मोहब्बत मुझे उन जवानों से है, सितारों पे जालते हैं जो कमंद। ये बच्चियां चाहिए, इन्होंने इस माशरे में पलना है, इनकी नस्लों ने पलना है। ये उर्दू वाली बाजियां कब तक चलेंगी? ये बेचारियां तो बस जो कर रही हैं अल्लाह इनका क्यामत तक कबूल करे। अपनी नस्लों को कुरान देकर जाइए। आप में जो सुन रहे हैं खुद और उनकी बच्चियां हैं, उनके बच्चे हैं, दुआ मांगे। अल्लाह ने स्वीडन को छोड़कर इर्द गिर्द के छोटे बड़े देखिए शंगन में कितने कंट्रीज है, उसको छोड़कर अगर ओस्लो को आपका मेन हेडक्वार्टर बनाया, ये तो अपनी जगह एक कहानी है ना, ये तो नाकतुल्ला, इस पे तो भी बात नहीं करूंगी। लेकिन जो साथी सुन रहे और इस मोहब्बत में कि इस साल अल्लाह ने फिर नॉर्वे को चुना, मैं आप सबको एक नया हेड स्टार्ट देती हूँ। जितने साथी इस वक्त हमारे साथ घरों में से सुन रहे हैं, नियत करें, इरादा करें, हाथ बढ़ाएं, मैं आपके साथ हूं और अल्लाह आपका साथ दे। हम इस शहर को एक बार फिर कुरान के पानी से धोएंगे। ये जो 10 सालों में और गंदगी आई है ना इस शहर में, कुछ इधर से कुछ उधर से, उसको धोएंगे इंशाअल्लाह ताला। और अल्लाह ताला आप सब से राजी हो जाए जिन्होंने अभी सिर्फ नियतें की हैं। अब आपके मशवरों का इंतजार होगा तो उसकी रोशनी में इंशाअल्लाह आपके लिए कुछ चीजें प्लान करेंगे। آگے دیکھیے آیت 69 سے 76 ابراہیم علیہ السلام کا قصہ آ رہا ہے. حضرت ابراہیم علیہ السلام کو بڑھاپے میں اولاد مل رہی ہے. ان اللہ علی کل شیء قدیر, وہ قادر ہے. اللہ تعالیٰ جوانی میں بھی اولاد وہی دیتا ہے تو بڑھاپے میں بھی وہی دے گا, اور اللہ تعالیٰ جن کے دلوں میں اولاد کی طلب ہے ان کو نیک صالحین اولاد عطا فرمائے. وَلَقَدْ جَاتْ رُسُلُنَا إِبْرَاهِيمَ بِالْبُشْرَى قَالُوا سَلَامًا, اور ہمارے بھیجے ہوئے پیغمبر ابراہیم علیہ السلام کے پاس خوشخبری لے کر پہنچے اور سلام کہا, انہوں نے بھی جواب میں سلام دیا اور بغیر کسی تاخیر کے بچڑے کا بنا ہوا گوشت لے آئے. اب جو دیکھا کہ ان کے تو ہاتھ بھی ان کی طرف نہیں پہنچ رہے تو ان سے اجنبیت محسوس کر کے دل ہی دل میں ان سے خوف کرنے لگے. انہوں نے کہا, ڈرو نہیں, ہم تو قوم لوط کی طرف بھیجے ہوئے آئے ہیں. اس کی بیوی کھڑی ہوئی تھی, وہ ہنس پڑی, تو ہم نے اسے اسحاق کی اور اسحاق کے پیچھے یعقوب کی خوشخبری دی, یعنی نسل در نسل. وہ کہنے لگی, ہائے میری کمبختی, میرے ہاں اولاد کیسے ہو سکتی ہے, میں خود بڑھیا اور یہ میرے خاوند بھی بڑی عمر کے ہیں, یہ یقیناً بڑی عجیب بات ہے. فرشتوں نے کہا, کیا تو اللہ کی قدرت سے تعجب کر رہی ہے, تم پر اے اس گھر والو, تم پر اس گھر کے لوگوں, اللہ کی رحمت اور اس کی برکتیں نازل ہوں, بے شک اللہ حمد و ثنا کا سزاوار, یعنی اس کے لائق اور بڑی شان والا ہے. جب ابراہیم کا ڈر خوف جاتا رہا اور اسے بشارت بھی پہنچ چکی تو ہم سے قوم لوط کے بارے میں کہنے سننے لگے. یقیناً ابراہیم بڑے تحمل والے, نرم دل اور اللہ کی جانب جھکنے والے تھے. دعا مانگ لیجئے کہ اللہ مجھے تحمل والا بنا دے, مجھے نرم دل کر دے اور مجھے تیری طرف جھکنے والا بنا دے. جتنا زیادہ دعائیں مانگیں گے قرآن پڑھنے کے دوران اتنی اس کی قبولیت دیکھیں گے اپنی زندگی میں. اے ابراہیم, اس خیال کو چھوڑ دیجئے, آپ کے رب کا حکم آ پہنچا ہے اور ان پر نہ ٹالے جانے والا عذاب ضرور آنے والا ہے. حضرت لوط علیہ السلام اور حضرت ابراہیم ہم اثر تھے, ایک ہی تائمرہ کے تھے, چچا بھتیجا بھی تھے. تو اب آگے سے حضرت ابراہیم کو بیٹے کی خوشخبری دے کر قوم لوط کی طرف جاتے ہیں فرشتے. ٹاپک لکھی آئی 77 سے 83, قوم لوط کے گناہ. اور اس کو سنتے وقت آج کے اس معاشرے کے گند کو دیکھیے گا کہ جس پر ایک قوم تباہ و برباد کر دی گئی, آج اس قوم اس معاملے میں ہمارے اپنے ہی ارد گرد کیا حالات ہیں. ولما جات رسولنا لوطا, جب ہمارے بھیجے ہوئے فرشتے لوط علیہ السلام کے پاس پہنچے تو وہ ان کی وجہ سے بہت غمگین ہو گئے اور دل ہی دل میں کڑنے لگے اور کہنے لگے کہ آج کا دن بڑی مصیبت کا دن ہے. غم کیا تھا کہ یہ فرشتے بھی ان کی برائی سے پاک نہ رہ سکیں گے. تو یہاں پھر اپنے لیے عمل کی نیت کیجئے کہ برے کام کرنے والوں کو دیکھ کر دل میں کڑنا ہے. اور اس کی قوم دوڑتی ہوئی اس کے پاس سا پہنچی, وہ تو پہلے سے ہی بدکاریوں میں مبتلا تھی. لوط نے کہا, ہے قوم کے لوگوں, یہ ہیں میری بیٹیاں جو میرے لیے بہت ہی پاکیزہ ہیں, اللہ سے ڈرو اور مجھے میرے مہمانوں کے بارے میں رسوا نہ کرو, کیا تم میں کوئی ایک بھی بھلا آدمی نہیں؟ انہوں نے جواب دیا کہ تو بخوبی جانتا ہے کہ ہمیں تو تیری بیٹیوں پر کوئی حق نہیں اور تو ہماری اصلی چاہت سے بخوبی واقف ہے. لوط علیہ السلام نے کہا, کاش مجھ میں تم سے مقابلہ کرنے کی طاقت ہوتی یا میں کسی زبردست کا آسرا پکڑ لیتا. اب فرشتوں نے کہا, لوط, ہم تیرے پروردگار کے بھیجے ہوئے ہیں, ناممکن ہے کہ یہ تجھ تک پہنچ جائیں, بس تو اپنے گھر والوں کو لے کر کچھ رات رہے نکل کھڑا ہو, تم میں سے کسی کو مڑ کر بھی نہیں دیکھنا چاہیے بجز تیری بیوی کے, اس لیے کہ اسے بھی وہی پہنچنے والا ہے جو ان سب کو پہنچے گا. یقیناً ان کے وعدے کا وقت صبح کا ہے, کیا صبح قریب نہیں؟ علیس صبح بھی قریب. پھر جب ہمارا حکم آ پہنچا, ہم نے اس بستی کو زیر و زبر کر دیا, اوپر کا حصہ نیچے کر دیا اور ان پر کنکریلے پتھر برسائے جو تہ و تہ تھے, تیرے رب کی طرف سے نشاندار تھے اور ان ظالموں سے وہ کچھ بھی دور نہ تھے. ایک اور قوم تباہ ہوئی. یہاں آج کے اس پارے کے ساتھ اپنی مسلم یوتھ کے ساتھ ایک ہمدردی کرتے ہوئے اور اپنی پیاری ان نسلوں کو سمجھتے ہوئے, ان کے دکھ درد کو محسوس کرتے ہوئے ایک چند باتیں کروں گی اس موضوع سے متعلق, اور وہ کیا ہے, قوم لوطیت کا فعل. لواطت کہتے ہیں اس کو. عورت کا عورت سے ہو تو اس کو سحاق کہتے ہیں, مرد کا مرد سے ہو تو اس کو لواطت کہتے ہیں. یہ دونوں ایکسٹریم کی طرف پڑے ہوئے جملے ہیں, دو عمل ہیں, غیر فطری چیزیں ہیں. अल्लाह ताला ने जिस्म के हर उज्व को कोई काम दिया, जुबान चखती है, आंख देखती है, कान सुनते हैं और इसी तरह बाकी अज़ा हैं। इसी तरह अल्लाह ने नस्ल इंसानी की तरवीज के लिए और उसकी नशो इशात के लिए हमें जिस्म के कुछ ऐसे ऑर्गन्स दिए कि जिससे नस्ल इंसानी मकसूद थी। चूंकि अगली नस्लों को दुनिया में लाना लाजमी था, अल्लाह ने इसके साथ एक ख्वाहिश और शहवत और जज्बात की एक पबाड़ लगा दी, वरना इसके बगैर ये काम नामुमकिन था। और अल्लाह ने जिस्म के इन पार्ट्स को कितना छुपा के रखा ये सब जानते हैं कि अगर एक भैंस को भी देखे तो उसको भी दुम पे डाल दिया कि उसका भी प्राइवेट पार्ट न दिखे, ताकि ये इश्तेहार दबी रहे और ये ख्वाहिश जरूरतन पूरी की जाए। अब बलूगत के साथ जब ये जज्बात पैदा हुए और जब आंखें पाक होती हैं, निगाहें दिल पाक होते हैं, तो ये जज्बे दबे रहते हैं और फिर जब वक्त आता है तो वक्त के साथ साथ पनपते हुए, बल्कि जब ये जज्बे पूरे होने लग जाते हैं फिर उसके बाद ही ये कली की तरह फूटते हैं और एक शादीशुदा जोड़ा अपने अंदर ये ख्वाहिशात दिन ब दिन फैलती भी महसूस करता है। जब तक ये चीज नहीं होती तो इसके जज्बे भी दबे रहते थे। पहले की बातें, औरतों को, लड़कियों को अच्छे कपड़े नहीं पहनाए जाते थे क्योंकि अच्छे कपड़ों के साथ जज्बात उभरते हैं, और उनको पहनकर देखा देखने में लड़कों के जज्बात उभरते हैं। इस्लाम का निजाम यही था। पहली हद ये टूटी कि औरत बेपर्द हुई। शादी से पहले घाघा चोलियां और साड़ियां और ऐसे कपड़े और खूब फुल मेकअप पहने, लड़कियों के अंदर भी उभार उठे, जोश उठे और लड़कों ने भी उनको देखा, तो यहां से फिर लड़का और लड़की की दोस्ती पैदा हुई। पिछले 20 सालों में यही दोस्ती थी जिसको याराना कहते थे। बच्चियों ने उसको भुगता, कैसे जाएं, कभी स्कूल में किसी लड़के की तरफ से कोई पैगाम आ गया तो कॉलेज में किसी और से आ गया, और कोई ज्यादा ही पढ़े तो लड़कियां छुलछुली छुरछुरी सी हुई, उन्होंने लड़कों को माइल किया जो आगे पढ़ेंगे हम सूरत यूसुफ में। इस प्रेशर से आज से 20 साल पीछे की यंग बच्ची गुजरी। फिर मंगनियां हुई तो मंगेतरों के साथ थोड़ी बहुत हल्की फुल्की बातचीत थी, लेकिन आज की बच्ची और आज का बच्चा, जिसको मैं अपना बच्चा कहती हूं, अपने बच्चे बच्चियां समझती हूं, उनके ऊपर जो प्रेशर है वो ये है जो कौम लूतियत का था। इस तरह मुंह भर भर के, मुंह खोल खोल के ये सवाल किए जाते हैं, ये बातें की जाती हैं, ये लफ्ज बोले जाते हैं कि हैरान हो जाता है इंसान। नतीजा क्या निकला कि आज बहुत सारे हमारे अपने बच्चों को नहीं बता गए कितना बड़ा जुर्म है। तो अगर किसी को अपने अंदर ऐसी कोई चीज दिखे, रजू इल्लाह, फौरन से पहले अल्लाह की तरफ रजू करना है, क्योंकि इसकी सजा बहुत बड़ी है। पत्थरों की बारिश हुई कौम के ऊपर, अल्लाह ताला हमारी नस्लों को इस फितने से बचा के रखे। गैर फितरी चीज गैर फितरी ही होती है। कोई जूती सर पर रख ले तो लोग हंसेंगे, कोई बुंदा कान में पहनने की बजाय उसको अपने बाजू पे पहन ले तो लोग माइंड करेंगे। तो कैसे गैर फितरी कामों को लोगों ने खूबसूरत करके दिखाया। तो मैं मुस्लिम यूथ से यही कहूंगी कि इस बारे में इल्म लीजिए, पूरा कॉन्फिडेंस रखें। आप अपने इर्द गिर्द जिन लोगों में उठते बैठते हैं उनको अवेयर कीजिए, इट्स नॉट ह्यूमन नेचर, इट्स नॉट फितरा, ये जीन्स में नहीं है, ये फितरत में नहीं है, ये गैर फितरी बातें हैं। हाँ, ये अलग बात है कि जैसे मिर्चें खाते खाते हमें मिर्चों के आदि हो गए, हम मिर्चों के आदि हो गए तो गलत काम करने वाले अपने पांव पे कुल्हाड़ी बांध रहे हैं। आज 21 अप्रैल 2021 को ये जुमले मेरे मुंह से निकल रहे हैं। इस हिस्से को, इस स्लॉट को संभाल के रख दीजिएगा। सिर्फ 5 साल आगे चलिए और 10 साल के बाद तो न जाने क्या होगा, नस्लें खत्म हो रही हैं। जब औरत के साथ और मर्द के साथ अपनी ख्वाहिशें पूरी करने पे तैयार है और फिर बच्चा अडॉप्ट करने के लिए फिर एक कोई तीसरा तरीका इख्तियार करेगा तो नस्लें कहां से आएंगी। तो जब अपनी खेतियों को खुद बंजर कर दें फिर उनकी नस्लें वीरान हो जाएंगी। अल्लाह बचा के रखे इस सारे फितने से। आगे आए 84 से 95, कौम शोएब का किस्सा आ रहा है। नाप तोल की कमी से बचना है, ये जरा सा बड़े लोगों का इशू है, क्योंकि यूथ तो बड़ा सच बोलती है अल्हम्दुलिल्लाह, डंडी नहीं मारती। आज के हमारे बच्चों में बहुत खूबियां हैं, वो झूठ नहीं बोलते, वो झूठी मोहब्बत का इजहार नहीं करते। ठीक है, हमने उनको मोहब्बत उसरा नहीं सिखाई तो उन्होंने नहीं सीखी, लेकिन ये मसला जिस वक्त पढ़ने लगे हैं, ये माजरत के साथ 30+ बल्कि 40+ अंकल्स का मसला है कि माल जितना बढ़ता जाता है उसकी मोहब्बत और से और बढ़ती जाती है। एक घर बना लिया, अब औरत और चार चार घर कर्जों पे लेके रखे में, फिर भी और चाहिए क्योंकि अभी माल की मोहब्बत खत्म नहीं हुई। तो आइए इसको पढ़ते हैं नाप तोल की कमी से बचने की सेंस में। व इला मदयना खाखुम शुएबा, और हमने मदियन वालों की तरफ इनके भाई शुएब को भेजा। उसने कहा मेरी कौम अल्लाह की इबादत करो, इसके सिवा तुम्हारा कोई माबूद नहीं, और तुम नाप तोल में भी कमी ना करो, मैं तुम्हें असुदा हाल देख रहा हूँ। इस जुमले को हाईलाइट करें। वो सब जिनके पास कम अज कम अगले 2-3 महीनों का खाने का सारा सामान मौजूद है, कोई गरीब नहीं है, कोई भूखा नहीं है, वो कहते हैं तुम्हारे पास इतना तो पहले ही मौजूद है, तो फिर तुम और क्यों लेना चाहते हो। बकीयतुल्लाह खैरुल लकुम, इसको चाहे तो हाईलाइट कर ले। और मुझे तुम पर घेरने वाले दिन के अजाब का खौफ है, ये नबी को दिख रहा होता है। आज भी सच्चे दाई दीन को वो दिख रहा होता है जो आने वाले दिनों में उम्मत पे और नस्लों पे फितने आने वाले हैं, इसी से वो डराते हैं। ऐ मेरी कौम, नाप तोल इंसाफ के साथ पूरी करो, लोगों को इनकी चीजें कम करके ना दो, और जमीन में फसाद और खराबी ना फैलाओ। अल्लाह ताला का हलाल किया हुआ जो बच रहे तुम्हारे लिए वही बेहतर है। अगर तुम ईमान वाले हो, यानी थोड़ा जिसमें अल्लाह की तरफ से बरकत हो वो काफी है, थोड़ी सेविंग तुम्हारे बहुत ज्यादा कमाने से बेहतर है। मैं तुम पर कुछ निगेबान और दारोगा भी नहीं हूँ। उन्होंने जवाब दिया कि शायद के तेरी नमाज तुझे यही हुक्म देती है। ताना देखिए, हर दौर में नमाजों का ताना मिलता है। क्या हम अपने बाप दादों के माबूदों को छोड़ दें। देखिए, उन्होंने उनके माली मामले पे बात की, ये पता नहीं किधर चल पड़े, यानी वो हमारे इंसेस्ट्रल जो तरीके चल रहे हैं हम तो उसी पे चलेंगे, और हम अपने मालों में से जो कुछ चाहे इसका करना भी छोड़ दें। तू तो बड़ा ही बावकार और नेक चलन आदमी है, यानी गोया के बदतमीजी का अंदाज इख्तियार किया कि तुम अपनी भली न बेड़ो, हमें हमारे पे चलने दो। और लोग सबसे ज्यादा माइंड करते हैं जब माली मामलात पे बात की जाए, जी आपको हमारी मजबूरियां नहीं पता, जी आपको हमारे हालात नहीं पता। भाई हमें तो नहीं पता, आपको तो पता है, हम भी तो आपको यही कह रहे हैं कि आप खुद सोच लें, आपको किसी से कुछ कहने सुनने की क्या जरूरत है। कहा है मेरी कौम, देखो तो अगर मैं अपने रब की तरफ से रोशन दलील पर हूँ, यानी रोशन दलील लिए हुए हूँ, और इसने मुझे अपने पास से बेहतरीन रोजी दे रखी है, मेरा ये इरादा बिल्कुल नहीं कि तुम्हारे खिलाफ करके खुद इस चीज की तरफ झुक जाऊं जिससे तुम्हें रोक रहा हूँ। मेरा इरादा तो अपनी ताकत पर इस्लाह करने का है, मेरी तौफीक अल्लाह ही की मदद से है, इसी पर मेरा भरोसा है और इसी की तरफ मैं रजू करता हूँ। और ऐ मेरी कौम के लोगों, कहीं ऐसा न हो कि तुमको मेरी मुखालफत इन अजाबों का मुस्तहक बना दे जो कौम नूह और कौम हूद और कौम सालेह को पहुंचे हैं। इसको हाईलाइट कर ले, ये दर्द था नबी के दिल में। और कौम लूत तो तुमसे कुछ दूर भी नहीं, तुम अपने रब से इस्तग़फ़ार करो और इसकी तरफ तवज्जो करो। अल्हम्दुलिल्लाह, यकीन मानो कि मेरा रब बड़ी मेहरबानी वाला और बहुत मोहब्बत करने वाला है। उन्होंने कहा शायद तेरी अक्सर बातें तो हमारी समझ में ही नहीं आती। इसको भी हाईलाइट करें, ये भी एक एटीट्यूड है, वी डोंट अंडरस्टैंड, हमें उर्दू नहीं समझ आती, हमें मुश्किल बातें नहीं समझ आती, हमें तो ये मिसालें ही नहीं आती। तो कहने लगे हमें नहीं, हमारी तेरी वेवलेंथ ही नहीं मिलती, तेरा माइंड सेट ही फर्क है, तू देसी है हम बिलाती है, ये सोच है। बास नस्लें अपने बच्चों माँ बाप को ये कहने लगती हैं, और बास शागिर्द अपने उस्तादों के बारे में तो मेरे हाल सारा वक्त सोचते ही रहते हैं उनकी बातें सुनकर कि इनको क्या पता, ये तो पेंडू हैं, ये पता नहीं कहाँ से उठ के आए हैं। तो याद रखिएगा, बात उसको नहीं समझ आती जिसका लेवल नहीं मिलता, माइंड सेट नहीं मिलता। शोहर बीवी हो या मियां बच्चे हो या कोई और हो, तो बातें तो नबी की सीधी सी थी, समझ ना आती क्योंकि ख्वाहिशों की पट्टी थी, डांट पड़ जाते हैं ना कानों में तो हक बात समझ आती भी नहीं है। और एक और भी उनको एतराज था शोएब पे, और वो क्या, और हम तुझे अपने अंदर बहुत कमजोर पाते हैं, वो तो कोई और कमजोरी देखते थे, आज की कमजोरी क्या है कि तुम्हें इंग्लिश नहीं आती, तुम्हें नौश नहीं आती, तुम्हें इस माशरे का नहीं पता, तुम्हें यहाँ के रूल्स एंड और थिल थक और ये चीजें नहीं पता। तो लोग अमूमन अपने नासेहीन को ऐसे ही डिग्रेड समझते हैं, तभी तो उनकी बात को समझ नहीं पाते। अगर तेरे कबीले का ख्याल ना होता तो हम तुझे संसार कर देते और हम तुझे कोई हैसियत वाली हस्ती नहीं गिनते। उन्होंने जवाब दिया मेरी कौम के लोगों, क्या तुम्हारे नजदीक मेरे कबीले के लोग अल्लाह से भी ज्यादा इज्जत वाले हैं, जी इज्जत हैं, कि तुमने इसे पसे पुश डाल दिया है। यकीनन मेरा रब जो कुछ तुम कर रहे हो सबको घेरे हुए। इसको तो जरूरी हाईलाइट कीजिए क्योंकि यहां बिरादरी की नहीं बिलादरी की बात हो रही है। आज भी लोग बिरादरी के डर पे, बिरादरी के नाम पे वो कुछ कर देते हैं जो अल्लाह के डर से नहीं करते, اور برادری کے ڈر سے وہ سب چھوڑ دیتے ہیں جو کہ اللہ کے ڈر سے نہیں چھوڑتے. تو دعا کیجئے کہ ہمیں اپنی برادری، خاندان، کنبوں سے زیادہ اللہ پیارا ہو جائے. اے میری قوم کے لوگوں، اب تم اپنی جگہ عمل کیے جاؤ، میں بھی عمل کر رہا ہوں. تمہیں ان قریب معلوم ہو جائے گا کہ کس کے پاس وہ عذاب آتا ہے جسے رسوا کر دے، اور کون ہے جو جھوٹا ہے. تم انتظار کرو، میں بھی تمہارے ساتھ منتظر ہوں. جب ہمارا حکم عذاب آ پہنچا، ہم نے شعیب کو اور ان کے ساتھ کے تمام لوگوں کو اپنی خاص رحمت سے نجات بخشی، اور ظالموں کو سخت چنگھاڑ کے عذاب نے دھر دبوچا، جس سے وہ اپنے گھروں میں اوندھے پڑے ہوئے ہو گئے، گویا کہ وہ ان گھروں میں کبھی بسے ہی نہ تھے. ہر قوم کے بعد آپ دیکھیے جملہ آ رہا ہے، ایسی نسلیں ختم ہو جاتی ہیں. آگاہ رہو، مدین کے لیے بھی ویسی ہی دوری ہو جیسی دوری سمود کو ہوئی. تو گویا کہ ایک اور قوم اپنی موتاب مر گئی. جب لوگ الوقت کے نبی کی بات نہیں مانتے، اس کو نہیں سمجھتے، تو پھر اسی طرح سے ہوتا ہے. اور اب آگے تھوڑا سا قصہ آئے گا حضرت موسیٰ کا، آیت 96 سے 101. ہر لیڈر کی سمت درست نہیں ہوتی. سوچ کے کسی کے پیچھے چلے، کسی کے بھی پیچھے چلے نا، پہلے دیکھ لیا کریں کہ وہ بات کیا کرتا ہے، اس کے خیالات کیا ہیں. اور اللہ تعالی ہمیں ہمیشہ ہدایت کے نام پہ ہدایت یافتہ لوگوں کے پاس لے کے جائے، نہ کہ ہم ہدایت کے نام پہ ان لوگوں کے پاس پہنچ جائیں جن کی ہدایت کی دعا کرنے کی ضرورت ہے. فرعون کی طرف اشارہ، وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ. اور یقیناً ہم نے ہی موسیٰ علیہ السلام کو اپنی آیات اور روشن دلیلوں کے ساتھ بھیجا تھا فرعون اور اس کے سرداروں کی طرف. پھر بھی ان لوگوں نے فرعون کے احکام کی پیروی کی، اور فرعون کا کوئی حکم درست تھا ہی نہیں. وہ قیامت کے دن اپنی قوم کا پیش رو ہو کر ان سب کو دوزخ میں جا کھڑا کرے گا. وہ بہت ہی برا گھاٹ ہے جس پر لاکھ کھڑے کیے جائیں گے. ان پر اس دنیا میں بھی لعنت چپکا دی گئی، اور قیامت کے دن بھی برا انعام ہے جو دیا گیا. یعنی وہی بات جو مشہور محاورہ ہے نا، کہ ہم تو ڈوبے ہیں سنم، تم کو بھی لے ڈوبیں گے. شاید کسی نے فرعون کی وجہ سے ہی یہ جملہ بولا تھا، اور دیکھ لیجیے اس کو بڑا سمجھنے والے پھر آج کدھر ہیں، ان کا تو نام اور نشان تک نہیں ہے. اب سورۃ تتمہ پہ، یہاں وہ آیت آپ ڈھونڈیں گے جو اللہ کے نبی کو بوڑھا کر گئی تھی کہ یہ ابلاغ کی ذمہ داریاں پوری کیسے کروں، اور ایک پہ ایک قوم تباہ ہوتی گئی. تو اللہ سبحانہ تعالیٰ اپنے پیارے نبی صلی اللہ علیہ وسلم کو مخاطب کیے بغیر فرماتے ہیں، ذالک من انباء القرى، بستیوں کی یہ بعض خبریں جنہیں ہم آپ کے سامنے بیان فرما رہے ہیں، ان میں سے بعض تو موجود ہیں اور بعض کی فصلیں کٹ گئی ہیں. ہم نے ان پر کوئی ظلم نہیں کیا، بلکہ خود انہوں نے ہی اپنے اوپر ظلم کیا، اور انہیں ان کے معبودوں نے کوئی فائدہ نہ پہنچایا جنہیں وہ اللہ کے سوا پکارا کرتے تھے، جبکہ تیرے پروردگار کا حکم آن پہنچا، بلکہ اور ان کا نقصان ہی انہوں نے بڑھا دیا. تو مت سوچئے کہ ان چھ قوموں کے اوپر اللہ نے ظلم کیا، اللہ نہیں کرتا. اب سورت کینڈ پہ اللہ تعالیٰ اپنا ایک اصول دیتے ہیں، آیت 102، اللہ کی پکڑ بہت شدید ہے. وَكَذَلِكَ أَخْذُ رَبِّكَ إِذَا أَخَذَ الْقُرَى وَهِيَ ظَالِمَةٌ، تیرے پروردگار کی پکڑ کا یہی طریقہ ہے کہ جبکہ وہ بستیوں کے رہنے والے ظالموں کو پکڑتا ہے. بے شک اس کی پکڑ دکھ دینے والی اور نہایت سخت ہے. اللہ تعالیٰ اپنی پکڑ سے ہمیں اور ہماری نسلوں کو بچائے. آیت 103 سے 109، جہنم سے پناہ مانگنی ہے اور جنت کی دعا کرنی ہے. ان فی ذلک لآیت لمن خاف عذاب الآخرہ، یقیناً اس میں ان لوگوں کے لیے نشان عبرت ہے جو قیامت کے عذاب سے ڈرتے ہیں. وہ دن جس میں سب لوگ جمع کیے جائیں گے، اور وہ دن کے جس میں سب حاضر کیے جائیں گے. اسے ہم جو ملتوی کرتے ہیں وہ صرف ایک مدت معین تک کے لیے. جس دن وہ آ جائے گی، مجال نہ ہوگی کہ اللہ کی اجازت کے بغیر کوئی بھی بات کر لے. سو ان میں کوئی بدبخت ہوگا اور کوئی نیک بخت، لیکن جو بدبخت ہوں گے وہ دوزخ میں ہوں گے. وہاں چیخیں گے اور چلائیں گے. وہ وہیں ہمیشہ رہنے والے ہیں جب تک آسمان و زمین برقرار رہیں، سوائے اس وقت کے جو تمہارا رب چاہے. یقیناً تیرا رب جو کچھ چاہے کر گزرتا ہے. لیکن جو نیک بخت کیے گئے وہ جنت میں ہوں گے، جہاں وہ ہمیشہ رہیں گے جب تک آسمان و زمین باقی رہے، مگر جو تیرا پروردگار چاہے. یہ بے انتہا بخشش ہے. محسوس کیجئے جہنم میں کیا حال ہوگا جہاں ہمیشگی ہے. इसलिए आप इन चीजों से शको शुबे में न रहें जिन्हें ये लोग पूज रहे हैं। इनकी पूजा तो इस तरह है जिस तरह इनके बाप दादाओं की इससे पहले थी। हम इन सब को इनका पूरा पूरा हिस्सा बगैर किसी कमी के देने वाले हैं। अल्लाह ताला हमें जहन्नम का ईंधन बनने से बचाए। आयत 110 से 111 अमल का बदला पूरे का पूरा मिलेगा। वलकद आतैना मूसा अल-किताब फख्तलिफ फी, यकीनन हमने मूसा अलैहिस्सलाम को किताब दी फिर इसमें इख्तलाफ किया गया। अगर पहले ही आपके रब की बात सादर न हो गई होती तो यकीनन इनका फैसला कर दिया जाता। इन्हें तो इसमें सख्त शुबा है, यकीनन इनमें से हर एक जब इसके रूबरू जाएगा यानी जब अल्लाह ताला के सामने पेश किया जाएगा तो आपका रब इसके अमाल का बदला पूरा पूरा देगा। बेशक वो जो कर रहे हैं वो इनसे बाखबर है। ये है वो आयत जिसके बारे में अक्सर उलमा का ख्याल है कि अल्लाह के नबी को इस आयत ने बूढ़ा कर दिया। जिसने अल्लाह के नबी को बूढ़ा किया वो क्या थी? फस्तकिम कमा उमिरता वमन ताब मा कवला तत्गौ, बस आप जमे रहिए जैसा कि आपको हुक्म दिया गया है और वो लोग भी जो आपके साथ तौबा कर चुके हैं। खबरदार तुम हद से ना बढ़ना, अल्लाह तुम्हारे तमाम आमाल का देखने वाला है। देखो जालिमों की तरफ हरगिज न छुपना वरना तुम्हें भी दोजख की आग लग जाएगी और अल्लाह के सिवा और तुम्हारा मददगार कोई न खड़ा हो सकेगा और न तुम मदद दिए जाओगे। ये है जी इस्तकामत में क्यामत है। आज भी वो लोग दुखी रहते हैं जो इस्तकामत के साथ इस रास्ते पे चलने की नीयत करते हैं और बार बार उनके ऊपर इल्जामात और परेशानियां आती हैं। फरमाया पस आप जमे रहिए, आप भी जमे रहिए, आपको मुझे भी यही हुक्म दिया जा रहा है। वक्त के मुआशरे के रुख वही लोग बदलेंगे जो कुचलियों में अल्लाह के नबी के दीन को थामे रखेंगे, जिसकी खुशखबरी अल्लाह के नबी ने हदीस में भी दी। अल्लाह हमें उन लोगों में शामिल कर ले। आगे आयत 114 से 115 नमाजों के औकात की तरफ इशारे हैं। कुरान पाक में कहीं भी नमाजों का एग्जैक्ट टाइम और वक्त नहीं बताया गया लेकिन इशारतन बातें की जाती हैं जो यहां भी मौजूद है। सवाल हो सकता है किसी के दिल में क्यों नहीं बताया गया? इसलिए कि लोग हदीस की अहमियत का इनकार न करें। कुरान की डिक्शनरी हदीस है। हदीस को समझे बगैर आप कुरान को समझेंगे तो सिर्फ ख्वाहिशों की अनक से समझेंगे, जो अल्लाह माफ करे आज के दौर में कई लोग समझने की कोशिशों में हैं। अल्लाह ताला उनको भी हिदायत दे। वक़िमिस सलात तरफ़ैन नहारी वज़ुलफ़म मिनल लैल, दिन के दोनों सिरों में नमाज बरपा रख और रात की कई सातों में भी। यकीनन नेकियां बुराइयों को दूर कर देती हैं। ये नसीहत है नसीहत पकड़ने वालों के लिए। आप सब्र करते रहिए, यकीनन अल्लाह ताला नेकी करने वालों का अजर जाया नहीं करता। और आयत 116 से 119 माल से ऐश परस्ती परेशानी का सबब बन जाएगी, यानी जितना माल ज्यादा होगा उतने ऐश कोश बनोगे, लग्जरियस लाइफ के आदी हो जाओगे तो तुम्हें फिर अल्लाह की बात और भी मुश्किल लगेगी माननी और सुननी। फलौला कान मिन अल-कुरून मिन क़ब्लिकुम, बस क्यों ना तुमसे पहले जमाने के लोगों में से ऐसे अहले खैर लोग होते या हुए जो जमीन में फसाद फैलाने से रोकते। ये आपके मेरे लिए क्वेश्चन है। दुआ कीजिए अल्लाह हमें खैर की चाबियां और शर के ताले बना दे। सिवाय इन चंद के जिन्हें हमने इनमें से निजात दी थी, जालिम लोग तो इस चीज के पीछे पड़ गए जिसमें इनको आसूदगी दी गई थी और वो गुनाहगार थे। आपका रब ऐसा नहीं कि किसी बस्ती को जुल्म से हलाक कर दे और वहां के लोग नेकुकार हों। ये अल्लाह की सुन्नत है, नोट कर लीजिए। अगर आपका परवरदिगार चाहता तो सब लोगों को एक ही राह पर एक ही गिरोह कर देता। वो तो बराबर इख्तलाफ करने वाले ही रहेंगे सिवाय इनके जिन पर आपका रब रहम फरमाए। इन्हें तो इसीलिए पैदा किया और आपके रब की ये बात पूरी है कि मैं जहन्नुम को जिन्नों और इंसानों सबसे पुर कर दूंगा। अल्लाहुम्मा ला तजलना मिन्हुम। और आगे फिर आखिरी आयते हैं सूरत 120 से 123। जब दिल दुखी हो तो अल्लाह से मदद मांग लें। नबी का दिल बड़ा ही दुखता था उस दौर के गुनाहों को देखकर। जरा सा सोचिए अगर आज के दौर के मुसलमानों को अल्लाह के नबी देख लें तो क्या दिल की हालत हो। फरमाए वकुल नकुस्सु अलैका मिन अंबा रुसुल मा नुसब्बितु बिही फुआदक, رسولوں کے سب احوال ہم آپ کے سامنے آپ کے دل کی تسکین کے لیے بیان فرما رہے ہیں. آپ کے پاس اس صورت میں بھی حق پہنچ چکا جو نصیحت اور واضح ہے مومنوں کے لیے. یہاں دیکھیے کہ آیت 21-20 میں القلب المصروف عن الحق, دل جب ہدایت سے دور ہو جاتے ہیں تو کیسے ہو جاتے ہیں؟ وہ جب ہدایت سے دور ہوتے ہیں نا تو یہ امتوں کے دل ہوتے ہیں, لیکن اس کے برعکس انبیاء کرام کے دل کیسے ہیں؟ وَكُلًّا نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ رُسُلِ مَا نُثَبِّتُ بِهِ فُؤَادَكَ. تثبیت قلبی ہوتی ہے, لکھ لیں, کہیں پڑھیں گے اس کو بھی. تثبیت قلبی کے لیے اللہ تعالیٰ نے انبیاء کرام کے پچھلے قصے نبی صلی اللہ علیہ وسلم کو سنائے تاکہ آپ کا دل ٹھنڈا ہو جائے, کیونکہ دوسروں کا غم سن کر اپنا غم تھوڑا لگنے لگتا ہے. تو ہدایت سامنے آنے پر دو مختلف رویے دکھتے ہیں. ایک ہے کہ مالی قوت اور تکبر انسان کو برے انجام کی طرف لے جاتا ہے, اور دوسرے آپ جیسے اچھے لوگ جو حق پر ثابت قدم رہنے والے ہوتے ہیں, اور ایسے ہی لوگوں کا پھر انجام نیک ہوتا ہے. اللہ تعالیٰ مجھے اور آپ کو ایسے ہی لوگوں میں شامل کر دے. پھر آپ دیکھیے 120 میں وہ موعظتم و ذکرا للمومنین تھا, اس کو بھی تھوڑا سا دیکھ لیجئے. ایمان والوں کے لیے نصیحت اور یاد دہانی ہے یہ قرآن. وہ مخالفین کی تنقید کا مقابلہ اور نیک روش اختیار کرنے پہ جمے رہتے ہیں, اسی بات کی در نصیحت کی جا رہی ہے. اور پھر آگے 123, ایمان نہ لانے والوں سے کہہ دیجئے کہ تم اپنے طور پر عمل کیے جاؤ, ہم بھی عمل میں مشغول ہیں, اور تم بھی انتظار کرو, ہم بھی منتظر ہیں. زمینوں اور آسمانوں کا علم غیب اللہ ہی کو ہے, تمام معاملات کا رجوع بھی اسی کی جانب ہے. بس تجھے اس کی عبادت کرنی چاہیے اور اسی پر بھروسہ رکھنا چاہیے, اور تم جو کچھ کرتے ہو اس سے اللہ تعالیٰ بے خبر نہیں ہے. کتنی خوبصورت بات پہ سورت پوری ہوئی. وما ربک بغافل عما تعملون. ذرا سے اس پہ غور کر کے دعا کیجئے کہ اللہ میرا ہر عمل ایسا کر دے کہ میں اس کو تیرے سامنے پیش کرتے ہوئے شرمندہ نہ ہوں. سوچئے ذرا اپنی تنہائیوں کے وقتوں کو, کہ ایسے کوئی کام تو نہیں ہے جس میں اللہ تعالیٰ کی نافرمانی ہو رہی ہو. اور اب اس کے بعد کچھ حصہ سورت یوسف کا ہمارے اس پارے میں آئے گا. ہم انشاءاللہ کل اگلے پارے کے شروع میں سورت یوسف پہ کافی ساری باتیں اور کریں گے, لیکن ابھی دیکھ لیجئے کہ سورت یوسف ترتیب کے اعتبار سے 12 نمبر کی سورت ہے, اور اس پارے میں آپ اس کو دیکھیں گے اس کی آیتوں میں سے, جس کے اندر آپ کو حضرت یوسف علیہ السلام کا تذکرہ ملے گا. اس بارے میں آیت 52 تک پڑھنے والے ہیں, لیکن ٹوٹل اس کی 111 آیات ہیں. کیا دیکھیں گے اس میں؟ پہلی 1-52 آیات میں پہلی بات ہے قرآن پاک کی ایک سچی کہانی یعنی ریئل سٹوری پڑھیں گے, خوابوں کی حقیقت جانیں گے, حسد کی قباحت دیکھیں گے, جھوٹ کے پاؤں نہیں ہوتے, جھوٹا ضرور کوئی نہ کوئی ایسا عذر چھوڑ ہی جاتا ہے جس سے پکڑا جائے, حضرت یوسف علیہ السلام کی زندگی کے اتار چڑھاؤ دیکھیں گے, حسن کی آزمائش دیکھیں گے, اور اچھی تربیت کا اثر دیکھیں گے. اللہ ہمیں بھی اپنی نسلوں کی ایسی ہی تربیت کرنے والا بنائے. اور حضرت یوسف علیہ السلام کی بے گناہی ثابت ہوتی بھی دیکھیں گے. پھر ہم اس حصے میں دیکھیں گے کہ جب عورتوں کو بے جا آزادی مل جاتی ہے تو معاشرے کتنے پلیوٹڈ ہو جاتے ہیں. ایمان والا اپنا ایمان بچانا چاہتا ہے اور پھر اللہ کی مدد سے بچا بھی لیتا ہے. اور اگر آپ میں کوئی خوبی ہے تو آپ چاہے جیل میں بھیج دیے جائیں یا تخت پہ بٹھا دیے جائیں, آپ کی خوبی کھل کے رہتی ہے. تبلیغ کا خوبصورت انداز ہے. محسن کا رویہ حضرت یوسف سے سیکھیں گے, اور حضرت یوسف کی بے گناہی ثابت ہوتی ہے. اور یہاں ایک چھوٹی سی بات آپ کو کہہ دوں, اپنی اولادوں کے ناطے اور خاص طور پہ بچیاں, جو پیاری سی بچیاں ہماری ان باتوں کو سنتی ہیں اور اس پہ غور کرتی ہیں, سورت یوسف پڑھا دیجیے اپنی بیٹیوں کو شادی سے پہلے پہلے. آپ تو کہتے ہیں ہم نے سنا تھا کہ شادی کے وقت پھونک دو یہ پڑھ کے, تو وہ کیا ہوگا؟ یہ تو میں نے کہیں نہیں پڑھا, لیکن یہ پتا ہے کہ سورت یوسف رشتے نبھانے سکھاتی ہے. شادی شدہ زندگی پہلی زندگی سے بہت فرق ہوتی ہے, بہت سارے اپس اینڈ ڈاؤنز آتے ہیں. محبتوں میں پلی اکلوتی بچی بعض دفعہ بے اتنائی اور بے روحی کا شکار کر دی جاتی ہے. حضرت یوسف کی طرح چند درہموں میں بک گیا وہ یوسف جو اتنا قیمتی تھا. تو بچیوں کو یہ سورت پڑھائیے, اس کے شارٹ کورسز ہیں. اگر آپ چاہتے ہیں تو رمضان کے بعد ہم سمر سے پہلے یہاں بھی کوئی بچیوں کے لیے سمر کورس یا شارٹ کورسز سورت یوسف کا کر سکتے ہیں, تاکہ ہم دیکھیں کہ قرآن کیسے محسن بننا سکھاتا ہے. ابھی تو ہم چلیں گے آیتوں پہ. بسم اللہ الرحمن الرحیم. الف لام را تلک آیات الکتاب المبین. پہلی تین آیتیں قرآن کی سچی کہانی. حروف مقطعات سے یہ سورت بھی شروع ہوئی. یہ روشن کتاب کی آیتیں ہیں. کیا یہ کتاب آپ کے لیے واقعی روشنی والی آیت کتاب بن رہی ہے؟ کیسے روشن مزاج بناتی ہے؟ اندر کے اندھیرے دور ہو رہے ہیں. کیا آپ کا ڈپریشن دور ہو رہا ہے اس سے؟ الحمدللہ. انگزائٹی جا رہی ہے؟ آنکھ ختم ہو رہا ہے؟ الحمدللہ. یقیناً ہم نے اس قرآن کو عربی زبان میں نازل فرمایا ہے کہ تم سمجھ سکو. ہم آپ کے سامنے بہترین بیان پیش کرتے ہیں اس وجہ سے کہ ہم نے آپ کی جانب یہ قرآن وحی کے ذریعے نازل کیا ہے, اور یقیناً آپ اس سے پہلے بے خبروں میں سے تھے. کیا پتہ چلا کہ جب تک نبی صلی اللہ علیہ وسلم پر بھی قرآن نازل نہیں ہوتا تھا آپ کو پچھلے قصے نہیں معلوم ہوتے تھے. آیت 4 سے 6. خوابوں کی حقیقت. اس قال یوسف لابیہ یا ابتی انی رأیت. جبکہ یوسف علیہ السلام نے اپنے باپ سے ذکر کیا, ابا جان میں نے 11 ستاروں کو اور سورج چاند کو دیکھا کہ وہ سب مجھے سجدہ کر رہے ہیں. یعقوب علیہ السلام نے کہا, پیارے بیٹے اپنے اس خواب کا ذکر اپنے بھائیوں سے نہ کرنا, ایسا نہ ہو کہ وہ تیرے ساتھ کوئی فریب کاری کرے. شیطان تو انسان کا کھلا دشمن ہے, اور اسی طرح تجھے تیرا پروردگار بر گزیدہ کرے گا, یعنی تجھے سلیکٹ کرے گا, اور تجھے معاملہ فہمی اور خوابوں کی تعبیر بھی سکھائے گا, اور اپنی نعمت تجھے بھرپور عطا فرمائے گا اور یعقوب کے گھر والوں کو بھی, جیسے کس نے پہلے تیرے دادا اور پردادا یعنی ابراہیم اور اسحاق کو بھی بھرپور نعمت دی. یقیناً تیرا رب بہت بڑے علم والا اور زبردست حکمت والا ہے. یوسف علیہ السلام کے خواب پہ اس پوری کہانی کی بنیاد ہے. حقیقت یہ کہ خواب بھی بڑے خوبصورت ہوتے ہیں, لیکن مجھے تو وہ خواب اچھے لگتے ہیں جو دن میں دیکھے جائیں. علامہ اقبال کا وہ شعر جو مجھے آتا تو نہیں, کہ محبت مجھے ان جوانوں سے ہیں, ستاروں پہ ڈالتے ہیں جو کمن. میں اس کو اس رنگ میں سمجھتی ہوں کہ مجھے ان لوگوں سے محبت ہے جو نئے آئیڈیاز لے کر آتے ہیں, جن کے دماغ انیشیٹو ہوتے ہیں, جو مزید خود سوچ کر آگے سے آگے پلان لے کر آتے ہیں, یہ کر لیں یہ کیا جائے. کیونکہ جب تک آپ کے دن کے خواب اتنے بڑے نہ ہو جائیں کہ جو آپ کو راتوں کو بھی نہ سونے دیں, تب تک آپ ترقی نہیں کر سکتے. راتوں کے خوابوں کے لیے سونا پڑتا ہے, دن کے خوابوں کے لیے جاگنا پڑتا ہے. اور الحمدللہ میں نے تو اللہ کی نعمت اور رحمت کے طور پہ کہنے لگی ہوں کہ جو خواب دن میں دیکھے وہ سارے پورے ہوئے, اور جو بھی اور دیکھے میں اس کی بھی امید ہے کہ پورے ہوں گے. رات کے خوابوں کا مجھے نہیں پتا, کبھی آئے ہی نہیں, آئے بھی تو یاد بھی نہیں رہتے. لیکن دن میں خواب دیکھیے, اور اس کے لیے آپ کو جاگنا پڑے گا. تو جاگو اور جگاؤ. آگے آئے 7 سے 17. حسد کی قباحت. لقد کان فی یوسف و اخوتہ آیت للسائلین. یقیناً یوسف علیہ السلام اور ان کے بھائیوں میں دریافت کرنے والوں کے لیے بڑی نشانیاں ہیں. جبکہ انہوں نے کہا کہ یوسف اور اس کا بھائی بنسبت ہمارے باپ کو بہت زیادہ پیارے ہیں, حالانکہ ہم طاقتور جماعت ہیں. کوئی شک نہیں کہ ہمارے ابا صریح غلطی میں ہیں. یوسف کو مار ہی ڈالو یا اسے کسی نامعلوم جگہ پر پھینک دو کہ تمہارے والد کا رخ صرف تمہاری طرف ہی ہو جائے, اس کے بعد تم نیک ہو جانا. دیکھیے دو غلطیاں اس میں. ایک تو کیا ہے کہ کسی کی محبت لے کر تم اس کی محبت لے لو. آج بھی کچھ بچیاں شادی کے بعد اپنے شوہر کے ساتھ ایسے ہی معاملہ کرتی ہیں کہ اس کو اس کی ماں بہن سے کاٹ دو تاکہ وہ تمہیں اور محبت دے. کبھی اس بیوی کو محبت نہیں ملے گی اپنے شوہر کی جو ایسا کرے گی. اور دوسرا جرم کیا ہے کہ خوب گناہ کرو بعد میں نیک ہو جانا. آج بھی امت مسلمہ میں ایسے لوگوں کی کمی نہیں جو گناہ خوب کرتے ہیں اس نیت پہ کہ بعد میں عمرہ کریں گے اور حج کریں گے تو نیک ہو جائیں گے. ان میں سے ایک نے کہا, یوسف کو قتل نہ کرو بلکہ اسے کسی اندھے کنویں کی تہ میں ڈالو کہ اسے کوئی آتا جاتا قافلہ اٹھا لے جائے, اور اگر تمہیں کچھ کرنا ہے تو یوں کر لو, یعنی بہت سارے برے لوگوں میں کوئی کم برا ہو تو اس کی بھی تعریف کرنی چاہیے. انہوں نے کہا, ابا آخر آپ یوسف کے بارے میں ہم پر اعتبار کیوں نہیں کرتے, ہم تو اس کے خیر خواہ ہیں. نوٹ کیجئے, جملہ بتا رہا ہے کہ دال میں کچھ کالا, اور اس کو کہتے ہیں ڈیفینسو ایٹیچیوڈ. کچھ گڑبڑ کی ہو تبھی بندہ ایسے جملے بولتا ہے. کل آپ اسے ضرور ہمارے ساتھ بھیج دیجئے گا کہ خوب کھائے پیے اور کھیلے, اس کی حفاظت کے ہم ذمہ دار ہیں. یعقوب علیہ السلام نے کہا, اسے تمہارا لے جانا مجھے تو سخت صدمہ دے گا, और मुझे ये भी खटका लगा रहेगा कि तुम्हारी गफलत में इसे भेड़िया खा जाए। उन्होंने जवाब दिया, हम जैसी जोरावर जमात की मौजूदगी में भी अगर इसे भेड़िया खा जाए तो हम बिल्कुल नकम्मे ही हुए। नोट कीजिए, उजब कहते हैं इसको। आज भी इस कौम पे यही उजब है, कोई हमसा हो तो सामने आए तो किसी की तबाही का सबसे पहला टर्निंग प्वाइंट जो होता है कि वो अपने आप को उस्बा और अपने आप को बड़ा समझने लग जाए। पीछे भी आपको बताई थी ये बात, यहां फिर नोट कीजिए। नाहनु क्या कहते हैं, हम बहुत बड़े हैं और इतने बड़े हैं कि जितने बड़े कोई हो नहीं सकता। और फिर क्या फरमाया, और ये नोट कीजिए कि यही वो लफ्ज है कि जिससे लफ्ज आसाब भी है, असबा लफ्ज भी इसी से ही आता है। तो इनका जुमला क्या था कि वनाहनो उसबा, और असबियत लफ्ज भी इसी से ही आता है। बाप का जवाब सुनिए, याकूब अलैहिस्सलाम ने कहा इसे तुम्हारा ले जाना मुझे तो सख्त सदमा देगा और मुझे ये भी खटका लगा रहेगा कि तुम्हारी गफलत में से भेड़िया खा जाए। ये जुमला हजरत याकूब ने बोला, हालांकि नहीं बोलना चाहिए था क्योंकि बाद में इन्होंने वही बात दलील बना ली। ये एक जुबान का झोल है। हम भी बाजू अपने बच्चे को देखते कहते हैं सर में दर्द हो रहा है, बुखार है, बस वो भी बहाना करेगा, हाँ मामा बुखार है, आज मौलवी साहब को छुट्टी करा दो। तो कभी भी दूसरे को ऐसा कोई नुक्ता ना दीजिए कि कल वो आपके साथ वही जुमला बोलने लग जाए। खैर फिर क्या हुआ, आयत 15 देखिए। फिर जब इसे ले चले और सबने मिल ठान लिया कि इसे गैर आबाद गहरे कुएं की तह में फेंक दें, हमने यूसुफ अलैहिस्सलाम की तरफ वही की कि यकीनन वक्त आ रहा है कि तू इन्हें इस माजरे की खबर इस हाल में देगा कि वो जानते ही ना होंगे। और ईशा के वक्त वो सब अपने बाप के पास रोते हुए आ पहुंचे। छूटे थे ना तो रात का इंतजार किया ताकि हमारे जज्बात छुप सके और हम झूठ बोलते हुए पकड़े ना जाए। बुखारी की रिवायत है 6064 इन्हीं आयतों पे, आपने फरमाया बदगुमानी से बचते रहो क्योंकि बदगुमानी की बातें अक्सर झूठी होती हैं। लोगों के अय्यूब तलाश करने के पीछे ना पड़ो, आपस में हसद ना करो, किसी की पीठ पीछे बुराई ना करो, बुगस ना रखो, बल्कि सब अल्लाह के बंदे आपस में भाई भाई बनकर रहो। और कहां देखिए सगे भाई हसद की वजह से बेटे भाई की जान लेने के दर पे हो गए। आयत 17, और कहने लगे अब्बा जान हम तो आपस में दौड़ में लग गए और यूसुफ अलैहिस्सलाम को हमने असबाब के पास छोड़ दिया, यानी सामान के पास, बस इसे भेड़िया खा गया। आप तो हमारी बात नहीं मानेंगे गो के हम बिल्कुल ही सच्चे हों। ये होते चढ़ाई करने वाला अंदाज, हाँ ऑफेंसिव स्टाइल है। पहले ही कह रहे नहीं मानेंगे तो फिर बाप बाकी ना माने, क्या किया क्या। आयत 18, छूट के पांव नहीं होते। वजाओ वला कमीस ही बिदमिन कजिब, और यूसुफ के कुर्ते को झूठ मूठ के खून से खून आलूद भी कर लाए थे। बाप ने कहा यूं नहीं बल्कि तुमने अपने दिल में ही एक बात बना ली, बस सबर ही बेहतर है और तुम्हारी बनाई हुई बातों पर अल्लाह ही से मदद तलब की है। यहां देखिए फसबरुन जमील, सब्र जमील क्या है कि उसमें गिले शिकवे ना हो, नौहा ना किया जाए, मातम ना किया जाए, ये पाक सबर है। असबरुला शिकवा तबीहा, किसी पर मुसीबत का जाहिर ना करना और अल्लाह पर तवक्कुल करना, यही सब्र जमील है। यहां आपके लिए औलादों के नाते से गाइडलाइन है, साफ पता लग जाए ना कि बच्चा कोई गलत काम करके आ गया, फिर भी उसको शर्मिंदा ना करें, एकदम उसको अपने से काट ना रखें। याकूब अलैहिस्सलाम को साफ पता चल रहा है कि मेरे बच्चे गलत कह रहे हैं, लेकिन फसबरुन जमील, खूबसूरत सबर करेंगे तभी बच्चे आपके सबर की वजह से आपके करीब आएंगे। एक ही दफा में गुस्से में आके झाड़ फाड़ कर देना फिर उनको अपने से दूर कर देना होता है। आयत 19 से 21 देखिए जरा यूसुफ के साथ उधर क्या हो रहा है। हजरत यूसुफ की जिंदगी के उतार चढ़ाव हैं इसमें। वजात सैयार हतन फरसल वारिदहुम फादला दलवा, और एक काफला आया और उन्होंने अपने पानी लाने वाले को भेजा, इसने अपना डोल लटका दिया और कहने लगा वाह वाह खुशी की बात है, ये तो एक लड़का है। उन्होंने इसे माले तिजारत करार देके छुपा लिया और अल्लाह ताला इससे बाखबर था जो वो कर रहे थे, और उन्होंने इसे बहुत ही हल्की कीमत पर गिनती के चंद दिरहमों पर बेच डाला। वो तो यूसुफ के बारे में बहुत ही बेरगबत है। लिखिए इसको लुकता कहते हैं, गिरी पड़ी चीज। बाज बच्चियों की भी ऐसे ही नकदरी की जाती है बाज औरतों की, और बाज मर्दों की भी ऐसी नकदरी करती हैं वो औरतें जो बड़ी होशियार होती हैं। लेकिन सबर कर लीजिए तो आगे अल्लाह ताला बहुत सारे रास्ते दिखाएगा। مصر والوں میں سے جس نے اسے خریدا تھا اس نے اپنی بیوی سے کہا کہ اسے بہت عزت اور احترام کے ساتھ رکھو، بہت ممکن ہے کہ یہ ہمیں فائدہ پہنچائے یا اسے ہم اپنا بیٹا ہی بنا لیں۔ یوں ہم نے مصر کی سرزمین پر یوسف کا قدم جما دیا۔ یہ ہے فینٹسی، رومانٹسزم ہے۔ اللہ زندگی میں بعض دفعہ کچھ ایسے حالات سے کچھ لوگوں کو گزارتا ہے کہ چیخیں نکل جائیں لوگوں کی، لیکن جب وہ اللہ کی رضا پہ راضی ہو جاتے ہیں تو اللہ تعالیٰ پھر پوری دنیا میں ان کے قدم جما دیتا ہے، اور پھر نعمتوں پہ ایسی نعمتیں ملتی ہیں کہ لوگ انگلیاں دبا کر دانتوں میں چھپا جائیں اور ان کو ہوش بھی نہ رہے۔ یوسف علیہ السلام کو اللہ ایک ٹریننگ سیشن سے گزار کے اب اپنے کام کا بنا رہا ہے۔ کیسے؟ فرمایا کہ ہم اسے خواب کی تعبیر کا کچھ علم سکھا دیں۔ اللہ تعالیٰ اپنے ارادے پر غالب ہے، لیکن اکثر لوگ بے علم ہوتے ہیں۔ اللہ ہمیں بے علمی سے بچا دے۔ ہم نے تو اس سورت کو پتہ نہیں کس کس وظیفے میں پڑھا، لیکن یہ سورت آپ کو کیسے رشتوں کا اتار چڑھاؤ اور صبر اور شکر کرنا سکھاتی ہے۔ اب آگے دیکھیے آیت 22-23، حسن کی آزمائش۔ ایک جملہ لکھ لیجئے، کل ذی نعمت مقصود، ہر نعمت والے سے حسد کیا جاتا ہے، ایون دین والے سے بھی حسد کیا جاتا ہے، علم والے سے بھی حسد کیا جاتا ہے۔ پیسے، شکل، دولت کی تو بات چھوڑ دیجئے، اللہ ہمیں حسد کرنے والے اور ہمیں دوسروں کے حسد سے بچانے والا بچنے والا بنا دے۔ تو حضرت یوسف کی آزمائش ہوتی ہے، وَلَمَّا بَلَغَ شُدَّهُ آتَيْنَهُ حُکْمًا وَعِلْمًا۔ جب یوسف علیہ السلام پختگی کی عمر کو پہنچ گئے، ہم نے انہیں قوت فیصلہ اور علم دیا۔ ہم نیکوکاروں کو اسی طرح بدلہ دیتے ہیں۔ اس عورت نے جس کے گھر میں یوسف تھے، یوسف کو بہلانا پھسلانا شروع کر دیا کہ وہ اپنے نفس کی نگرانی چھوڑ دے، یعنی کھلا چھوڑ دے اپنے آپ کو، اور دروازہ بند کر کے کہنے لگی، لو آ جاؤ۔ یوسف نے کہا، اللہ کی پناہ، یہ وہ میرا رب ہے، مجھے اس نے بہت اچھی طرح رکھا ہے، بے انصافی کرنے والوں کا بھلا نہیں ہوتا۔ یہاں دیکھیں کہ یوسف علیہ السلام کو اللہ نے علم، قوت فیصلہ دیا، یہ دو نعمتیں اللہ کی طرف سے ملتی ہیں۔ اس پارے کے تھیم کے ساتھ اپنے بچوں کے لیے ان دو چیزوں کی دعا کیجیے۔ علم سے مراد علم حقیقی ہے، وہی کا علم، اور قوت فیصلہ وہ فیصلہ جو برائی اور گناہ کی دلدل میں پھنس کر بھی آپ کے بچے کو کھڑا کر دے کہ میں تمہاری غلط بات نہیں مانوں گا۔ اور یقین کیجیے، ذرا نم ہو تو یہ مٹی بڑی زرخیز ہے۔ آپ اپنے بچوں کو قرآن کا پانی دے کے تو دیکھیے، وہ اس برائی کے سمندر کے آگے اپنے آپ کو ایک ایسی چٹان بنا لیں گے کہ جو کبھی بھی برائی کے طوفان میں نہیں ڈوبے گی۔ آیت 24، تربیت کا اثر۔ یہ تربیت آپ نے میں نے اپنی نسلوں کی کرنی ہے کہ ایک عورت خود دعوت زنا دے رہی ہے، اور کتنی حجتیں ہیں، 8-10 پوائنٹس اس میں علماء لے کر آتے ہیں، ہمارے اسلاف میں جو سلف صالحین تھے، کہ یوسف کے پاس کتنے ہی عذر موجود تھے کہ وہ اس عورت کی دعوت پہ لبیک کہتے، لیکن وہ اندر کی برہان اور وہ بچپن کی تربیت اور قرآن سے اور اس وقت کے دین سے جڑنا۔ وَلَقَدْ ہمت بِهِ وَهَمَّ بِهَا لَوْلَا رَأَى بُرْهَانَ رَبِّهِ۔ یہ برہان دیجیے اپنے بچوں کو۔ اس عورت نے یوسف کی طرف کا قصد کیا، اور یوسف اس کا قصد کرتے اگر وہ اپنے پروردگار کی دلیل نہ دیکھتے۔ یوں ہی ہوا کہ ہم اس سے برائی اور بے حیائی کو دور کر دیں، بے شک وہ ہمارے چنے ہوئے بندوں میں سے تھا۔ کیا پتہ چلا کہ یوسف کو اللہ نے روک دیا۔ یاد رکھیے، سچے بندے کے ساتھ ویسے بھی اللہ کی مدد ہوتی ہے، تائید ہوتی ہے۔ کبھی تو اللہ جبرائیل کے ذریعے تائید کروا دیتے ہیں، اور کبھی کسی اور فرشتے کے ذریعے۔ آئی 25-29، سٹوری کا ڈراپ سین ہے، حضرت یوسف کی بے گناہی ثابت ہوگی۔ وَاسْتَبَقَ الْبَابَ وَقَدَّتْ قَمِيصَهُ مِنْ دُبُرٍ، دونوں دروازے کی طرف دوڑے، اور اس عورت نے یوسف کا کرتا پیچھے کی طرف سے کھینچ کر پھاڑ ڈالا، اور دروازے کے پاس اس کا شوہر دونوں کو مل گیا۔ تو کہنے لگی، جو شخص تیری بیوی کے ساتھ برا ارادہ کرے، بس اس کی سزا یہی ہے کہ اسے قید کر دیا جائے یا اور کوئی دردناک سزا دی جائے۔ دیکھیے، ابھی ڈورے ڈال رہی تھی، لچھے ڈال رہی تھی، اور اب کدھر گئی، الزام دے رہی۔ لکھیے، شہوت پہ بھری ہوئی محبتیں، فکشن اور گندی چیزوں کو دیکھ کر جو محبتیں ہوتی ہیں، وہ اصل میں محبت نہیں، شہوت ہوتی ہے کہ اپنی جان بچانے کے لیے اپنے محبوب کو ہی بلیک میل کرنا شروع کر دیا جائے۔ خیر، دونوں دروازے کی طرف دوڑے، اور اس عورت نے یوسف کا کرتا پیچھے سے کھینچ کر پھاڑ ڈالا۔ اب یہ عمل دیکھیے کہ اس پورے قصے میں قمیصہ ہو ہے، یہ ہو کی ضمیر بتاتی ہے کہ یوسف بے گناہ تھے. جن کو سمجھ آ جائے ہو کو ہاں میں بدل کر دیکھ لیجئے, دوسری طرف اشارہ بھی نہیں ہے. تو اگر واقعی کبرائی کا فعل ہوا ہوتا تو پھر یہ ہو ہاں میں بدل چکی ہوتی. یوسف نے کہا, یہ عورت ہی مجھے پھسلا رہی تھی, اور عورت کے قبیلے کے ہی ایک شخص نے گواہی دی کہ اگر اس کا کرتا آگے سے پھٹا ہوا ہو تو عورت سچی ہے اور یوسف جھوٹ بولنے والوں میں سے ہے, اور اگر اس کا کرتا پیچھے کی طرف سے پھاڑا گیا ہے تو عورت جھوٹی ہے اور یوسف سچوں میں سے ہے. خاوند نے جو دیکھا کہ یوسف کا کرتا پیٹھ کی جانب سے پھاڑا گیا ہے تو صاف کہہ دیا, یہ تو عورتوں کی چال بازی ہے, بے شک تمہاری چال بازی بہت بڑی ہے. بعض بہنیں اس آیت پہ ناراض ہوتی ہیں کہ اللہ تعالیٰ نے عورتوں کے بارے میں ایسا کہا کیوں کہا, تو آپ دیکھ رہے ہیں کہ اللہ نے نہیں کہا. یہ عزیز مصر کا جملہ ہے اور وہ ایک عورت پہ قیاس کیا تھا, سب پہ تو نہیں کیا گیا. یوسف اب اس بات کو آتی جاتی کرو, اور اے عورت تو اپنے گناہ سے توبہ کر, بے شک تو گناہگاروں میں سے. بڑے گھر کی عورت تھی, وزارت اور صدارت تھی, سکینڈل بننے کے ڈر سے شوہر دیوس بن گیا. لکھیے دیوسیت ہے یہ. تین لوگ جو جنت کی خوشبو نہ پائیں گے اس میں سے ایک دیوس ہے. پوچھا وہ کون ہے؟ کہا جو اپنے گھر والوں میں کوئی برائی دیکھے اور پھر اس پہ برا بھی نہ مانے. اس نے تو گویا کیسے کہا کہ جیسے کسی نے کوئی ایک سیب کاٹ دیا ہو اور اس کو آنے جانے دو, بس پیار سے کہہ دیا کہ ہاں ہاں توبہ کر لو. یعنی اس نے بیوی کو کوئی سزا نہیں دی اور کوئی ایکشن نہیں لیا. ارادہ کیا تھا کہ بات چھپ جائے, لیکن ایسی باتیں چھپتی نہیں ہیں, سر چڑھ کے بولتی ہیں. اور یاد رکھیے, بند کمروں میں, تنہائیوں میں, رات کی تنہائیوں میں چھپے ہوئے میسیجز, چھپی ہوئی باتیں, اور وہ چھوٹے چھوٹے کام جو آپ چھپا کے بھی کریں وہ بھی کھل جاتے ہیں. یہ اللہ کی سنت ہے. ایک دو برائی اللہ چھپاتا ہے, اس کے بعد اللہ اس کو ظاہر کر دیتا ہے. تو کبھی تنہائی میں وہ نہ دیکھیں, نہ سنیں, نہ بولیں, نہ کوئی ایسا عمل کریں جو کل آپ کسی کے سامنے دیکھ ہی نہیں سکتے. عورتوں کی آزادی کا ایک منظر. وقال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه. اور شہر کی عورتوں میں چرچا ہونے لگا کہ عزیز کی بیوی اپنے جوان غلام کو اپنا مطلب نکالنے کے لیے بہلانے پھسلانے میں لگی رہتی ہے. اس کے دل میں یوسف کی محبت بیٹھ گئی ہے. ہمارے خیال میں تو وہ صریح گمراہی میں ہے. اس نے جب ان کی اس پرفریب غیبت کا حال سنا تو انہیں بلبلوا بھیجا اور ان کے لیے ایک مجلس مرتب کی, اور ان میں سے ہر ایک کو چھری دی اور کہا, یوسف ان کے سامنے چلے آؤ. ان عورتوں نے جب اسے دیکھا تو اسے بہت بڑا جانا اور اپنے ہاتھ کاٹ لیے, اور زبانوں سے نکل گیا کہ حاشا للہ. جیسے ہم کہتے ہیں نا سبحان اللہ, تو یہ ہیبرو زبان میں لفظ اسی سے متعلق ہے, حاشا للہ. یہ انسان تو ہرگز نہیں, یہ تو یقیناً کوئی بہت بزرگ فرشتہ ہے. جیسے آج کوئی لوگ بڑی اچھی چیز دیکھ کر کہتے ہیں ہاؤ اور واؤ, یعنی ایک بے ساختہ سا بولا ہوا جملہ. اس وقت عزیز مصر کی بیوی نے کہا, یہی ہیں جن کے بارے میں تم مجھے تانے دے رہی تھی. نوٹ کیجئے, اتنا بگاڑ آ گیا کہ ایک عورت شرمندہ ہونے کی بجائے, وہ کہتے ہیں نا کہ وہ پہلے چور پھر جتر, پہلے گناہ کیا اور اب گناہ کی تعویلیں دے رہی ہے, کہ تم تو اس کی ایک جھلک نہ دیکھ سکی, میں تو دیکھو اس کے ساتھ گھر میں رہتی تھی. میں نے تو ہر چند اس سے اپنا مطلب حاصل کرنا چاہا, لیکن یہ بال بال بچا رہا, اور جو کچھ میں اسے کہہ رہی ہوں اگر یہ نہ کرے گا تو یقیناً یہ قید کر دیا جائے گا, اور بے شک یہ بہت ہی بے عزت ہوگا. یہ سیکنڈ اٹیمپٹ ہے. کبھی بھی اس نے اپنے دل سے یوسف کا خیال نہیں نکالا. یہ ہے جی وہ گندی عورتیں جو ہم مسلمان بچیوں کو نہیں بننا. غیر فطری چیز ہے کہ عورت پہل کرے, حتیٰ کہ جانوروں میں بھی اپنی جنسی خواہش پوری کرنے کے لیے مرد ہی بلاتا ہے. تو جب عورت کسی مرد کے پیچھے پڑ جائے تو سمجھ لیجئے کہ وہ ڈائیورٹ ہو گئی, وہ انسانیت سے نیچے گر گئی. اللہ ایسی گمراہیوں میں پڑنے سے ہم سب کو بچائے. اب دوستیں بھی تو پھر اسی کی سہیلیاں تھیں, اور وہ بھی ذرا بڑے گھروں کی عورتیں تھیں, کو کٹی پارٹی ہوگی, کو بڑے پوش ماحول میں بیٹھی تھی. ذرا سنیے کیسے اس کو شرمندہ کرتی ہیں. اس وقت عزیز مصر کی بیوی نے کہا, یعنی یہ بات تو ہو گئی, اس کے بعد کیا ہوا؟ آئے 33 سے 35 دیکھیے. ایمان والا اپنا ایمان بچاتا ہے چاہے اس کو اس کے لیے جیل میں جانا پڑے. قال رب سجن احب الی مما یدوننی الی. یوسف نے دعا کی, اے میرے پروردگار, جس بات کی طرف یہ عورتیں مجھے بلا رہی ہیں اس سے تو مجھے جیل خانہ بہت پسند ہے. अगर तूने इनका फन फरेब मुझसे दूर न किया तो मैं इनकी तरफ माइल हो जाऊंगा और बिल्कुल नादानों में जा मिलूंगा। इसके रब ने इसकी दुआ कबूल कर ली और इन औरतों के दावपेच इससे फेर दिए। यकीनन वो सुनने वाला और जानने वाला है। दुआ कीजिए और मैं भी दुआ करती हूँ उम्मत के बेटों के लिए। यूसुफ अली पाकीज़गी अल्लाह आपके बेटों को अता करे। ऐसा शख्स क्यामत के दिन जिस दिन कोई साया नहीं होगा अल्लाह के अर्श के साये के सिवा, वो उस साये के नीचे होगा जिसको किसी आला मनसब वाली यानी खूबसूरत और बड़ी अच्छी फेमस औरत ने, लड़की ने बुराई की दावत दी और वो उससे बच गया। तो सारे बेटों भाइयों के लिए यही पैगाम है कि अगर वाकई कोई ऐसे हालात बन जाए तो आप अल्लाह के अल्लाह की रजा और अल्लाह के डर के लिए अपनी निगाहें फेर लें। अल्लाह वैसे ही दिल में ईमान भर देगा और आपको हलाल तरीके से उससे भी अच्छी चीज मिलेगी। फिर इन तमाम निशानियों को देख लेने के बाद भी इन्हें यही मसलहत मालूम हुई कि यूसुफ को कुछ मुद्दत के लिए कैद खाने में रखें। देख लीजिए बेगुनाह कैद खाने में जा रहा है। आज भी लोगों को दबाने और चुप करने के लिए कैद में रखा जाता है और यूसुफ ने कितनी खुशी से कैद मांगी। लिखिए इतने लशपश माहौल को छोड़कर कैद को यूसुफ ने पसंद किया। ये बंदा मोमिन है। बाहर के फितनों से घर की तन्हाई अच्छी है अगर ईमान की सलामती के साथ इंसान वहां बैठा रहे। जितना जवान लड़के लड़कियां बाहर जाएंगे उतने फितने बनेंगे। बहुत कम सुना या देखा होगा कि कोई साथ पढ़ने जाए तो वहां कोई लड़का पसंद ना आ जाए या लड़की अच्छी ना लगे। कोई बच्ची जॉब पे जाए तो कोई उसको वहां पसंद ना आ जाए या कोई उसको वहां तंग ना करने लग जाए। वहां से भी बच गए तो किसी पक्की जॉब पे चले गए तो वहां कोई पसंद आ गया। और अल्लाह माफ करे अब तो शादीशुदाओं को भी पसंद आने लग जाते हैं 30-35 की उम्र में, क्योंकि साथ बैठा हुआ शख्स अच्छा लगता है। फितनों से बचाइए, खुद को घर से बाहर निकालकर अपने आप को अंदर महफूज रखिए। अल्लाह ताला शायद यही सिखा रहा है आज इस माहौल में हम सबको। सही बुखारी की रिवायत है 1423 आय 23 के साथ है। तीन किस्म के आदमियों को अल्लाह ताला अपने अर्श के साए में रखेगा। इनमें एक ऐसा शख्स है जिसे किसी खूबसूरत और इज्जतदार औरत ने बुलाया लेकिन इसने ये जवाब दिया कि मैं अल्लाह से डरता हूं। अब यूसुफ की जिंदगी का दूसरा दौर, जेल में चले। पहले कहां थे? बाप के प्यार में। वहां से निकले कुएं में चले गए। डाउन फॉल। वहां से निकले तो अजीजे मिसर ने बाइज्जत तरीके से घर में रखा। वहां से निकले तो अजीजे मिसर की बीवी के की मोहब्बत का शिकार हुए और वहां से निकलकर अब जेल खाने में आ गए। लेकिन हर जगह कॉन्टेंट अलकल्बुल मुतमईन अलकल्दुल महदी कहते हैं, जो अपनी जिंदगी के अंदर आने वाले उतार चढ़ाव पे खुश रहे। अल्लाह हमें भी ऐसे खुश रखे अपने हर हाल पे, हर वक्त अपने रोने ही ना रोते रहे, दुख और गम न सुनाए। तो यूसुफ जेल में गए लेकिन लिखिए कि खूबी हर जगह खुल जाती है। आयत 36 वदखल माहु सिजन फतयान। इसके साथ ही दो और जवान भी जेल खाने में दाखिल हुए। इनमें से एक ने कहा कि मैंने ख्वाब में अपने आप को शराब निचोड़ते हुए देखा। दूसरे ने कहा मैंने अपने आप को देखा कि मैं अपने सर पर रोटी उठाए हूं जिसे परिंदे निचोड़ते हुए जिसको परिंदे खा रहे हैं। हमें आप इसकी ताबीर बताइए, हमें तो आप खूबियों वाले शख्स दिखाई देते हैं। आय 37:41 तबलीग का खूबसूरत अंदाज। قال لا ياتيكما طعام ترزقانه الا نباتكما। यूसुफ ने कहा तुम्हें जो खाना दिया जाता है इसके तुम्हारे पास पहुंचने से पहले ही मैं तुम्हें इसकी ताबीर बतला दूंगा। ये सब इस इल्म की बदौलत है जो मुझे मेरे रब ने सिखाया है। मैंने इन लोगों का मजहब छोड़ दिया है जो अल्लाह पर ईमान नहीं रखते और आखिरत के भी मुनकिर हैं। मैं अपने बाप दादाओं के दीन का पाबंद हूँ यानी इब्राहिम इसहाक और याकूब अलैहिस्सलाम के दीन का। हमें ये हरगिज पसंद नहीं कि हम अल्लाह ताला के साथ किसी को शरीक करें, यानी इट डजंट सूट सर। हम पर और तमाम लोगों पर अल्लाह का ये खास फजल है लेकिन अक्सर लोग नाशुक्री करते हैं। ऐ मेरे कैद खाने के साथियों, क्या मुत्तफरिक कई एक परवरदिगार बेहतर हैं या एक अल्लाह जबरदस्त ताकतवर? इसके सिवा तुम जिनकी पूजा पाठ कर रहे हो वो सब नाम ही तो नाम है, यानी बस नाम के खुदा है जो तुमने और तुम्हारे बाप दादाओं ने खुद ही घड़ लिए। अल्लाह ताला ने इनकी कोई दलील नाजिल नहीं फरमाई, फरमा रवाई सिर्फ अल्लाह ताला की है। इसका फरमान है कि तुम सब सिवाय इसके किसी और की इबादत ना करो, यही दीन दुरुस्त है। लेकिन अक्सर लोग नहीं जानते, देख रहे हैं आप अक्सर ले इल्म से दूर हैं। ऐ मेरे कैद खाने के रफीको, तुम दोनों में से एक तो अपने बादशाह को शराब पिलाने पर मुकर्रर किया जाएगा لیکن دوسرا سولی پر چڑھایا جائے گا اور فرشتے اور پرندے اس کا سر نوچ نوچ کر کھائیں گے۔ تم دونوں جس کے بارے میں تحقیق کر رہے تھے، اس کام کا فیصلہ کر دیا گیا ہے۔ آیت 42 سے 49 محسن کا رویہ کیسا ہوتا ہے؟ وَقَالَ الَّذِي ظَنَّ أَنَّهُ نَاجٍ مِّنْهُمَا، اور جس کی نسبت یوسف علیہ السلام کا گمان تھا کہ ان دونوں میں سے یہ چھوٹ جائے گا، اس سے کہا کہ اپنے بادشاہ سے میرا ذکر بھی کر دینا۔ یہاں سے پتہ چلتا ہے کہ اسباب بھی اختیار کیے جا سکتے ہیں توکل کے ساتھ ساتھ۔ پھر اسے شیطان نے اپنے بادشاہ سے ذکر کرنا بھلا دیا اور یوسف نے کئی سال قید خانے میں ہی کاٹے۔ اللہ اکبر کبیرہ۔ لیکن جب اللہ وقت گزارتا ہے نا، پھر ہی گزرتا ہے۔ سبب کیا بنا؟ بادشاہ نے کہا، میں نے خواب دیکھا کہ 7 موٹی تازی فربا گائے ہیں، جن کو 7 لاغر دبلی پتلی گائیں کھا رہی ہیں، اور 7 بالیاں ہیں ہری ہری اور دوسری 7 بالکل خشک۔ اے درباریوں، میرے اس خواب کی تعبیر بتلاؤ اگر تم خوابوں کی تعبیر دے سکتے ہو۔ انہوں نے جواب دیا، یہ تو اڑتے اڑاتے پریشان خواب ہیں، یعنی کچھ بھی نہیں، یہ تو نائٹ میئرز ہیں، اور ایسے شوریدہ پریشان یعنی ڈسٹریکٹڈ خوابوں کی تعبیر جاننے والے ہم نہیں۔ ان دونوں قیدیوں میں سے جو رہا ہوا تھا، اسے مدت کے بعد یاد آ گیا اور کہنے لگا، میں تمہیں اس کی تعبیر بتا دوں گا، مجھے جانے کی اجازت دیجئے۔ اے یوسف، اے بہت بڑے سچے یوسف، آپ ہمیں اس خواب کی تعبیر بتلائیے۔ نہ سلام نہ دعا۔ اتنے سال بعد آیا اور اپنے مطلب کی بات کر رہا ہے، اس سے بھی عمل کا نقطہ لیجئے۔ اور دیکھیے ذرا یوسف اس کے ساتھ کیا معاملہ کرتے ہیں، اس سے اپنے آپ کو محسن بنانا سکھائیے۔ خواب بتلاتا ہے کہ 7 موٹی تازی گائیں ہیں، جنہیں 7 دبلی پتلی گائیں کھا رہی ہیں، اور 7 سبز خوشے ہیں، اور 7 ہی دوسرے بھی بالکل خشک ہیں، تاکہ میں واپس جا کر ان لوگوں سے کہوں کہ وہ سب جان لیں۔ یوسف نے جواب دیا کہ تم 7 سال تک پے در پے لگاتار حسب عادت غلہ بویا کرنا، اور فصل کاٹ کر اسے بالیوں سمیت ہی رہنے دینا، سوائے اپنے کھانے کی تھوڑی سی مقدار کے۔ اس کے بعد 7 سال نہایت سخت قحط کے آئیں گے، وہ اس غلے کو کھا جائیں گے جو تم نے ان کے لیے ذخیرہ کر رکھا تھا یا ذخیرہ رکھ چھوڑا تھا، سوائے تھوڑے سے کہ جو تم روک رکھتے ہو۔ اس کے بعد وہ سال آئے گا کہ اس میں لوگوں پر خوب بارشیں برسائی جائیں گی، اور اس میں شیرہ انگور بھی خوب نچوڑیں گے، یعنی جوس آئے گا پھلوں میں۔ دیکھ رہے ہیں کہ خواب کی تعبیر کے ساتھ ساتھ کیا بتا دیا، تدبیر بھی بتا دی۔ یہ محسن ہوتے ہیں، نپیتلی بات نہیں کی بلکہ ڈیٹیل سے خواب کی تعبیر کے ساتھ حل بھی بتا دیا کرنا کے۔ اور اب آگے آیت 50 سے 52، آخری آیتیں ہیں بارے کی۔ حضرت یوسف کی بے گناہی ثابت ہو گئی۔ وقال الملک، اور بادشاہ نے کہا، یوسف کو میرے پاس لائیے۔ کیسے لے کر آئیے؟ عزت کے ساتھ بلایا۔ جب قاصد یوسف کے پاس پہنچا تو انہوں نے کہا، اپنے بادشاہ کے پاس واپس جاؤ اور اس سے پوچھو کہ ان عورتوں کا حقیقی واقعہ کیا ہے جنہوں نے اپنے ہاتھ کاٹ لیے۔ دیکھیں یہاں بھی کنایتن بات کی ہے، عورتوں کی برائی کی بات نہیں کی، یعنی یہ محسنین کا انداز ہوتا ہے کہ یہ فریق مخالف کو بھی شرمندہ نہیں کرتے۔ ان کے ہیلے کو صحیح طور پر جاننے والا میرا پروردگار ہی ہے، ہم ہوتے پوری ایک سٹوری سنا دیتے کہ ان عورتوں نے میرے ساتھ کیا کچھ کیا۔ بادشاہ نے پوچھے، عورتوں، اس وقت کا صحیح واقعہ کیا ہے جب تم دو فریب کر کے یوسف کو اس کی دلی منشا سے بہکانا چاہتی تھی؟ انہوں نے صاف جواب دے دیا کہ ماذا اللہ، ہم نے یوسف میں کوئی برائی نہیں پائی۔ پھر تو عزیز کی بیوی بھی بول اٹھی کہ اب تو سچی بات نتھر آئی، میں نے ہی سے ورغلایا تھا اس کے جی سے، اور یقیناً وہ سچوں میں سے ہے۔ یوسف نے کہا، یہ اس واسطے سے کہ عزیز جان لے کہ میں نے اس کی پیٹھ پیچھے خیانت نہیں کی، اور یہ بھی کہ اللہ دغا بازوں کے ہتھ کنڈے چلنے نہیں دیتا۔ ذرا سا غور کیجئے، واقعہ شروع ہوا تھا تنہائی میں برائی سے، شوہر کو دیکھ کر پینترا بدلا، سچی بن گئی نا، یوسف کو جھوٹا کیا۔ دوسری بار دوستوں کی محفل میں اپنے دو فریب سے یوسف پہ دوبارہ حملہ کیا۔ آج بھری عدالت میں خود کہتی ہے، کیا؟ الان حصحص الحق۔ آپ کو میں نے تمحیص القلوب میں یہ لفظ بتایا تھا، اگر آپ میں سے کسی کو یاد ہو، حصحص۔ کبھی کبھی زندگی میں ایسے حالات ہو جاتے ہیں کہ اوپر کچھ گرد پڑ جاتی ہے، الزام لگ جاتا ہے، کسی کو کوئی برا سمجھنے لگ جاتا ہے، کسی کے ساتھ کوئی بے گناہی کے باوجود بھی غلط سمجھتا ہے، تو اس لفظ کو یاد رکھیے، ہنس ہنسا کہتے ہی اس کو ہے کہ حالات میں کچھ اور دکھنے لگے اور کچھ عرصے کے بعد حقیقت حال کھل جائے۔ تو یوسف علیہ السلام کی زندگی، کل اس کے آخری واقعات جو ہم نے پڑھے ہیں اس پہ ڈسکشن کر کے آگے چلیں گے انشاءاللہ، ہمارے لیے اس بارے میں سے بہت سارے سبق ہیں، جس میں جو بات ہے وہ کیا ہے کہ آپ جتنے بھی علم والے ہیں اپنی اولادوں کو علم دیجئے۔ حضرت نوح علیہ السلام کے بیٹے کی مثال ہم نے پڑھ لی کہ کیسے باپ کا نبی ہونا ان کو نہیں بچا گیا، اور ادھر آپ دیکھ رہے ہیں کہ یوسف جو کل خود نبی بننے والے تھے، اللہ تعالیٰ نے ان کو بری محفل میں سرخرو کر دیا۔ تو اس پہ علامہ اقبال کا ایک شعر آپ کی نظر ہے کہ باپ کا علم نہ بیٹے کو اگر ازبر ہو، پھر پسر قابل میراث پدر کیوں کر ہو۔ نہیں سمجھ آئے گا، مجھے بھی پتا ہے، عربی فارسی کے بھی لفظ ہے نا، پسر بیٹے کو کہتے ہیں، پدر باپ کو کہتے ہیں فارسی میں۔ آپ علم والوں کے لیے یہ پیغام ہے، آپ جو علم لے رہے ہیں اگر آپ نے اپنی نسلوں کو، اپنی بیٹیوں اور اپنے بیٹوں کو نہ دیے، تو پھر آپ کے بچے آپ کی وراثت لینے کے حقدار کیسے ہیں؟ یہ ہے یہ، یعنی باپ تو نبی تھا لیکن بیٹا تو کفر پہ چلا گیا تو ڈوب گیا نا۔ یونی کے اوپر شعر ہے، باپ بیٹے پہ، نوح علیہ السلام اور ان کے بیٹے پہ۔ تو آپ کا میرا عمل کیا ہے کہ اپنے علم کو اپنے تک نہیں رکھنا۔ لوگ کہتے ہیں اسی لیے تو ہم اردو کتابیں نہیں خریدتے، بچوں کو اردو نہیں آتی۔ کتابوں سے کچھ بھی نہیں ہوگا، ساتھ لے کر بیٹھیے، اپنے ساتھ پڑھائیے، ساتھ لیجئے، دوستیاں کیجئے، گھر میں وقت دیجئے۔ اور جو ینگ بچے بھی سن رہے ہیں وہ بھی اپنے ماں باپ کی اس دعوت پہ لبئی کہیں کہ ہم سب مل کر فیملی ٹائم میں مل کر قرآن سیکھیں گے، اور اللہ تعالیٰ آسان فرمائے۔ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالی خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين آمين۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔